وشماتة الأعداء
وشماتة الأعداء
وشماتة الأعداء.
اللهم إني أعوذ بك من جهد البلاء.
اللهم إني أعوذ بك من جهد البلاء.
اللهم إني أعوذ بك من جهد البلاء.
اللهم إني أعوذ بك من جهد البلاء. اللهم إني أعوذ بك من جهد البلاء. اللهم إني أعوذ بك من جهد البلاء. اللهم إني أعوذ بك من جهد البلاء
ودرك الشقاء
ودرك الشقاء
ودرك الشقاء
ودرك الشقاء
ودرك الشقاء وسوء القضاء
وسوء القضاء
وسوء
القضاء
وسوء
القضاء
وشماتة الأعداء
وشماتة الأعداء
وشماتة الأعداء
وشماتة الأعداء
وشماتة الأعداء
وشماتة الأعداء وشماتة الأعداء. اللهم إني أعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء.
O Allah, indeed I seek refuge in you from the severe trials and hardships, being overtaken by misfortune, a bad fate, and the rejoicing of enemies. Ye running translation thi word to word translation agar koi likha English mein to unke liye fir main keh deti hu. Allahumma, O Allah, inni, indeed I, a'udhu bika, I seek refuge, min, from, jahdi, is jahdi is severe or very hard, al-bala, trials or hardships, wa, and darki is the darki is being overtaken, ash-shaqa, the misfortune, wa su'i, evil, al-qada, of the fate, wa shamatati, and the overjoicing, the rejoicing or being happy, al-a'da, of the enemies. Inshallah, Sister Faiza, ko Urdu, running translation, inshallah.
جی السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
چلیے ہم لوگ اپنا رننگ رواں ترجمہ لکھتے ہیں اردو کا. اے اللہ اے اللہ بے شک میں تیری پناہ مانگتا ہوں بلا کی مشقت سے بدبختی کے پا لینے سے اور بری تقدیر اور دشمنوں کے خوش ہونے سے. اب ایک دفعہ اور میں ریپیٹ کرتی ہوں, جو مس ہو گیا وہ دوبارہ لکھ لیجئے. اے اللہ بے شک میں تیری پناہ مانگتا ہوں بلا کی مشقت سے, بدبختی کے پا لینے سے اور بری تقدیر اور دشمنوں کے خوش ہونے سے. سب نے لکھ لیا؟ ہاں
بلا کی مشقت سے.
ان شاء اللہ اس کو تین دفعہ اور پڑھ لیتے ہیں, اب فائنلی پتہ چل گیا نوئنگ دا میننگ.
آمین سم آمین. بولے آپ بھی. الحمد للہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمد للہ الحمد للہ. یہ صرف مائک پہ آتی ہیں چھینکیں, ویسے نہیں آتی. الحمد للہ. میں اکثر سوچتی ہوں, یہ شروع سے بھی ہوتا رہا جب میں صرف پیلٹاک پہ بھی پڑھاتی تھی تو بہت ساری چھینکیں آتی تھیں, تو مجھے کبھی اس کی حکمت نہیں سمجھ آئی تھی, لیکن پھر آ گئی الحمد للہ کہ بہت سارے لوگوں کی دعائیں لینے کا ذریعہ. کیا دعا دیتے ہیں ایسے بندے کو؟ یہدیکم اللہ ویصلح بالکم. تو یہ چھینک اور سنیز بڑی رحمت ہوتی ہے اللہ کی, اس سے دونوں طرف سے دعائیں ملتی ہیں. تو اللہ کرے کہ میرے پہ بھی رحم ہو, اللہ آپ کو بھی راہ دکھائے اور ہم سب کے حالات کی اللہ تعالیٰ اصلاح فرما دے. بہت ہی خوبصورت دعا ہے نا آج کی, معنی پہ غور کیے. یہ آج ہم نے کیوں پڑھی آپ کو پتا؟ کیونکہ آج ہم تقدیر کی باتیں کریں گے ان شاء اللہ تعالیٰ, اگر ہم وہاں تک پہنچ گئے تو ان شاء اللہ, اور پہنچیں گے اللہ تعالیٰ پہنچائے گا. شروع کرتی ہوں, شیٹ تھوڑی سی آپ کو ایکسپلین کروں گی تاکہ آپ کو اس سے بہترین فائدہ لینا ہے. ابھی آوازیں دبنے میں تھوڑا سا ٹائم لگ رہا ہے, پیج پلٹنا, مارکر یا قلم ٹیبل پہ رکھتے ہوئے تھوڑا سا اس کا احساس رکھنا, یہ ساری چیزیں آپ کو کیئرفل انسان بنائیں گی نا. جیسے آپ کو ایسا لگ رہا ہوتا ہے نا کہ آپ یہاں علم لینے آئے ہوئے ہیں, لیکن آپ ہمیشہ علم نہیں لے رہے ہوتے. ایک کلیریفیکیشن دوں, کل کا سیشن ذرا سا ہمارا فاسٹ بھی تھا اور چونکہ شیٹ لیٹ آئی تو اس کی وجہ سے ہارڈ تھا, تو مجھے کافی لوگوں کی طرف سے میسج آئے گئے کہ کیچ اپ نہیں کر پا رہے, یہ نہیں وہ نہیں. تو میں ان کو جو جواب دیا وہی میں آپ کو سب کو ہی دوں گی کہ ایسے وقت میں علم سے زیادہ صبر سکھایا جاتا ہے. یہ آپ کا صبر ہے کیا ہوا؟ نہیں تو نہ صحیح. کیا آپ زندگی میں جب بھی کوئی کوشش کرتے ہیں تو آپ کو اس کا پورا بدلہ مل جاتا ہے؟ تو پھر کیا ہوا؟ نہیں مل رہا. اتنا کچھ مل گیا وہ تھوڑا, صرف ایک ریفرنس نہیں نوٹ ہو سکا تو آپ کے فائدے کوئی نہیں آنے کا, بیکار ہو گیا. اتنی تو فاسٹ جا رہے ہیں, اتنی ضرورت کے لوگوں نے تو اس کورس کو بڑھانے کی بھی باتیں شروع کر دی, اس کو لمبا کر لیں, اس کا ویک بڑھا لیں, میرے لیے اور کیا چاہیے اس سے اچھی بات. لیکن ایک بات یاد رکھیے, جو چیز آپ کو یہاں آنے سے ملے گی, اور معذرت کے ساتھ جو گھر سے باوجود خواہش رکھنے والوں کے ان کو نہیں مل سکے گی, وہ تربیت ہے. غیر محسوس قسم کا صبر ہوگا آپ کی زندگی میں, اور غیر محسوس طریقے سے آپ کے اندر برداشت آئے گی, تھوڑے پہ راضی رہنا آئے گا, اور بہت کچھ آئے گا انشاءاللہ تعالی. اللہ تعالی سے بس یہ دعا کریں کہ جو مل رہا ہے اس کو اللہ تعالی ہمارے لیے حجت بنائے, ہم اس پہ عمل کریں, اور اللہ تعالی ہم سب سے راضی ہو جائے. بغیر کسی ڈیلے کے شروع کرتے ہیں. بالکل آج کل مجھے دورہ قرآن کی ہی فیلنگس آ رہی ہیں. اس وقت بھی وہی ایک ہی جملہ رہتا ہے دماغ میں کہ وقت کم ہے اور مقابلہ تو نہیں ہے لیکن یہ ہے کہ ٹارگیٹ سخت ہے. اور آج صبح فجر کے قریب اللہ سبحانہ تعالیٰ نے میرے دل میں ایک نیا نام ڈال دیا اس کورس کا. ویسے کچھ لوگوں کے بچے ماشاءاللہ دو دو سال کے ہو جاتے ہیں, نام پوچھو کہتے ہیں ابھی بھی نہیں ڈیسائیڈ کیا. ہمارے بھی خاندان میں ایک ایسی بچی ہے, وہ تین بھائیوں کے بعد پیدا ہوئی تھی نا, تو ابھی تک بھی اس کے نام رکھ رہے ہیں حالانکہ وہ تین بچوں کی ماں بن چکی ہے. کیونکہ بیٹی جو ایک ہے بیٹی جو ایک ہے. تو بہرحال قصہ مختصر یہ ہے, شاہین ادھر آئیے گا. تو کہنے کا مطلب یہ ہے کہ اس کورس کے نام بدلتے ہی رہیں گے. کیوں بھلا؟ جیسے میں اپنی لنک جو دیا تھا یہ کام کر رہا, کسی کو میں نے بھیجا. تو ہم لوگوں نے جیسے اس کورس کو جس اسپیس پہ شروع کیا الحمدللہ کر رہے ہیں, لیکن بہت ساری چیزیں جیسے اللہ سبحانہ تعالیٰ کے نام اور اس کے غور کرنے سے, اللہ کے نام ہے نا, نام تو اللہ ہے لیکن کبھی رحمان لگتا ہے, کبھی رحیم, کبھی وہاب. اسی طرح آج صبح میرے دل میں آیا کہ اس کورس کا نام ہم یہ نہ کر دیں, ابھی نہیں نیکسٹ ٹائم کے لیے, دورہ اسلام. وہ دورہ قرآن ہے تو یہ دورہ اسلام ہے. صرف آپ کو یہ لاڈ کی باتیں بتا رہی ہوں کہ علم کو جب آپ مختلف اینگل سے لیتے ہیں تو واقعی آپ یہ کبھی بھی نہیں کہہ سکتے کہ آپ کو اب مزید لینے کی ضرورت نہیں ہے. ایسے ہی ہے نا, بہت سارے لوگ کہتے ہیں ہم نے پڑھ لیا ہوا ہے, ہم نے کر لیا ہوا ہے, لیکن میں خود سب سے زیادہ سیکھتی ہوں. میں آپ لوگوں کے لیے پڑھانے کے لیے جتنا میں خود سیکھتی ہوں اتنا یقین کریں کہ میں اگر نہ پڑھاؤں تو کبھی بھی نہ سیکھوں. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمارے لیے اس سارے کام کو آسان کرے اور ہم اس کو بہترین طریقے سے لے کر چل سکیں. شروع کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے امبیسیڈرز آف اسلام میں سے اسلام اے ٹو زی کا آج ہمارا فورتھ سیشن ہے, اور دل بھی اداس ہے کہ ایک ویک پورا ہونے والا ہے, لیکن یہ اداسی خوشی میں بدل سکتی ہے. ہم کل بھی آ جائیں تو پانچ دن کر لیں, اور ہمیں کوئی بھی نہیں روکتا ہفتے اور اتوار کو بھی آنے پہ. یہ دعا کریں کہ اب یہ ویک اینڈ اور ویک ڈیز کی آپشن ساری ہماری ختم ہو جائیں اور ہم 24/7 کے مسلم بن کے رہیں. ابھی تک جو کچھ ہم نے پڑھا ہے الحمدللہ, ڈے ون کی شیٹ کھول لیجئے. ہر دن کو پچھلے سے جب تک نہیں جوڑیں گے بات آگے سمجھ نہیں آئے گی. یہ آپ کی ڈے ون تھی, اور اس کو کھولتے وقت بھی آواز بالکل نہ آئے آپ کے لیے. اسکرین چینج کر دیں ادھر بھی. پہلے دن میں آپ دیکھیے کہ ہم نے جو دیکھا تھا, سب سے اوپر اسلام, پھر اس کے دو حصے حقوق اللہ اور حقوق العباد تھے. حقوق اللہ میں سے ہم نے عقائد کو دیکھا تھا, اور الحمدللہ اللہ کی توفیق سے کسی بھی حد تک ہی صحیح, لیکن ہم اس میں سے پہلا موضوع جو تھا اور وہ کون سا تھا, ایمان باللہ, اس کو کر چکے. ایمان باللہ کا اگر آپ ڈے ٹو کی ایکٹیویٹی پہ ذرا سا دیکھیے تو ایمان باللہ کے اندر ہم نے کیا کچھ دیکھا. سب سے پہلے ہم نے لا الہ الا اللہ کی بحث دیکھی, اس کی اے ٹو زی جو بھی چھوٹی موٹی چیزیں آتی ہیں. پھر اسی طرح سے توحید, کفر, شرک, فسق, نفاق اور ان ساری چیزوں کا فرق دیکھا. پھر طاغوت کے بارے میں پڑھا, پھر طاغوت کی مختلف قسمیں دیکھیں, پھر ہم نے شرک کی اقسام دیکھیں, پھر ہم نے نواقض اسلام دیکھے, یعنی کن کن چیزوں سے اسلام سے انسان نکل جاتا ہے, یعنی احساس بھی نہیں ہوتا. یہ بالکل ایسی ہے جیسے آپ گاڑی اپنے حساب سے ٹھیک جگہ پارک کرتے ہیں, لیکن بعد میں جاتے ہیں تو وہاں ٹکٹ رکھا ہوتا ہے کہ آپ کی گاڑی سے ہی پارک نہیں تھی. کبھی آپ لین کے اوپر پاؤں رکھ دیتے ہیں, کبھی کچھ. تو بہرحال نواقض اسلام کافی ڈیٹیل سے تھے. پھر اس کے بعد ہم نے تبرک, وسیلہ, ولایت, نظر باد, جادو, ٹونا, دم اور اسی طرح سے کچھ اور چھوٹی بڑی چیزیں اس میں سے دیکھی تھیں. الحمدللہ یہ پورا ہوا. اب آج ہمارے پاس تھرڈ تھنگ, تھرڈ ڈے, یعنی اگر آپ اس کا ڈے تھری جو دیکھیں تو اس میں یہ ساری چیزیں پوری, دو دن میں ہمارا ایمان باللہ کا ٹاپک پورا ہوا. آج انشاءاللہ تعالی ہم اسی عقیدے کو پہلی شیٹ پہ پھر نظر رکھیے. ایمان باللہ کے بعد اگلی چیز جو آج ہم پڑھیں گے وہ ایمان بالملائکہ, فرشتوں پر ایمان لانا. بہت کچھ اس میں آج میں اور آپ پڑھیں گے, دیکھیں گے, اللہ کرے کہ ہم اس سے فائدہ لے سکے. ہے اس سے بہت زیادہ, لیکن کوشش کروں گی کنڈینس کر کے, اسکویز کر کے آپ کو دے سکوں تاکہ ہم ان ساری چیزوں کو صرف چکھ سکیں. اور اس وقت ساری چیزیں لینا مقصد بھی نہیں ہے. مقصد جو ہے, جو میں اس کورس میں اب پوری کوشش کر رہی ہوں ڈیلی شیٹس میں بھی, کانوں سے ٹکرا دوں, کم از کم آپ کو یہ پتہ چل جائے کہ فلاں چیز اسلام کے کس درجے میں آتی ہے. انڈرسٹینڈ دا پوائنٹ. اس وقت ہم کیا پڑھ رہے ہیں, اسلام کے درخت کا کی جڑ پڑھ رہے ہیں نا. تو ابھی اب جتنی چیزیں کل ٹکرائیں کانوں سے, کیا گھر جا کر آپ نے سوچا یہ تو اسلام کی جڑیں ہیں. بس آپ دیکھیے کہ جو کچھ ابھی میں نے آپ کے ساتھ تھوڑا سا دور بھی کیا, جادو, ٹونا, دم, پھر تعویذ لٹکانا, پھر ولایت کا موضوع, پھر کرامتے, پھر تبرک, کیا یہ اسلام کی جڑوں میں نہیں ہے؟ تو جب اسلام کی جڑ میں ہمارے اپنے ایمان کے اور اسلام کی جڑ میں اگر آپ سوچیے خرابی ہو جائے گی تو باقی کہاں رہ جائے گا؟ ضرورت ہے اس بات کی. تو انشاءاللہ سٹریٹیجی یہی ہے اس سارے کام کے دوران کہ ہم دیکھ سکیں کہ کون سی چیز اسلام میں کتنی امپورٹنٹ ہے. پھر ایک چھوٹی سی مثال دے کے آگے چلوں گی کہ آپ دیکھیے کہ آپ چائے بناتے ہیں, چائے میں سب سے اہم چیز کیا ہے؟ چائے کی پتی. پتی نہ ہو تو چائے نہیں بنے گی نا. اب آپ اس میں الائچی ڈال رہے ہیں, آپ اس میں نمک مرچ مسالے, جو آپ مسالے والی چائے بنا لیں آپ کی چوائس ہے, لیکن پتی کے بغیر چائے نہیں بنتی نا. بس یہی کہہ لیجئے کہ دین اسلام میں کچھ چیزیں دا موسٹ امپورٹنٹ ہوتی ہیں اور کچھ ایسی ہیں کہ ہو جائیں تو ٹھیک ہے. اور یقین کریں جس دن یہ کورس آپ پورا کر لیں گے نا, آپ کے پاؤں زمین پہ لگ جائیں گے. میں آپ کو پورے یقین سے کہہ سکتی ہوں, بہت سارے لوگ جو اسلام پہ عمل نہیں کر پا رہے ہوتے نا, لیکن وہ گلٹ میں جی رہے ہیں. کئی سسٹرز ایسی ملیں اس پورے سفر میں کہ وہ بیچاریاں اس غم میں, ہائے یہ بھی گناہ, یہ بھی گناہ, یہ غلط, یہ حرام. میں نے کہا یہ گناہ نہیں ہے. اچھا, اس چیز سے وہ چل پڑی. یعنی بعض چیزیں ہمارے ہاں روایات کے نام پر دین میں ڈال دی گئی ہیں. اب جو لوگ دین نہیں سیکھ رہے ہوتے باقاعدہ, یا جس طرح اللہ تعالیٰ آپ کے نصیب میں کر رہا ہے اس وقت, تو نتیجہ کیا نکلتا ہے کہ وہ گلٹ میں جیتے ہیں, حالانکہ آدھے سے زیادہ کام غلط نہیں کر رہے ہوتے, لیکن پتہ نہیں ہے. تو بہرحال حل یستوی الذین یعلمون والذین لا یعلمون, جو لوگ جانتے ہیں وہ ان لوگوں کے برابر نہیں ہو سکتے جو نہیں جانتے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ مجھے آپ کو شعور کے ساتھ, پورے ایمان اور شرح صدر کے ساتھ دین کو سیکھنے والا, اور پھر آپ بس اس کے بعد عمل کرنے والا بنا دے. پڑھنا پڑھانا ساری زندگی لگا رہے, لیکن اگر وہ چیزیں آپ کے میرے عمل میں نہ آئیں, بہت بڑی حجت ہوگی. کئی لوگ صرف پڑھائی برائے پڑھائی, کورس برائے کورس, اسٹڈیز برائے اسٹڈیز, اور ڈگری اور سرٹیفکیٹ, اور بہت خوشی کی بات ہے, اس میں کوئی غلط بات بھی نہیں ہے, لیکن پھر انتظار کس بات کا؟ پھر عمل کب کریں گے؟ اس سفر کے دوران آپ اپنے عمل پہ نظر رکھیں کہ میں کس چیز کو چھوڑے ہوئے ہوں, حالانکہ یہ بہت اہم ہے اور میں نے اس کو نہیں چھوڑنا انشاءاللہ تعالی. اللہ تعالی آپ کے لیے میرے لیے آسان کرے. تو شیٹ جو ہے آپ کے لیے آج کافی الحمدللہ کنسائز کر کے اس طریقے سے بنائی گئی ہے کہ آپ کو زیادہ سے زیادہ چیزیں اسی شیٹ پہ لکھنے کا موقع مل جائے. کچھ چیزیں ایسی ہوں گی کہ جو آپ ساتھ نوٹ بک پہ بھی لکھ سکتے ہیں, کیونکہ اس سے فائدہ یہ ہوتا ہے کہ دونوں چیزیں ساتھ اکٹھی ایک ہی جگہ ہو جائیں گی نا, تو بہت زیادہ مشکل ہوگی. ریفرنسز اس پہ لکھ لیجئے, اور اس کے علاوہ کوئی بھی آپ کو کوئی چیز نوٹ کرنی ہو تو اپنے نوٹس پہ کیجئے. اور یاد رکھیے کہ پہلی اٹیمپٹ میں ہر چیز نہیں ملتی. آپ میں سے سب سے اچھے اسٹوڈنٹس وہ ہوں گے جو اب اس ویکینڈ پہ, تین دن آپ کو مل رہے ہیں نا الحمدللہ, چار دن کی کلاس میں تین دن کی چھٹی, اور کیا چاہیے. اس تین دن میں میک اپس کیجئے. کس چیز کے میک اپ؟ ہمارے ہاں تو میک اپ کا لفظ بڑا بدنام ہے. میک اپ کس چیز کو؟ اور میک اپ اصل میں ہوتا کیا ہے؟ کمیوں کو دور کرنا. ہم ایکسٹرا چیزوں کو چڑھانے کا نام میک اپ کہتے ہیں, کہ دلہن کو قریب سے دیکھو تو ڈری جاؤ خوف کے مارے, ہیں تو وہ میک اپ تو نہیں ہوتا, وہ کچھ اور ہوتا ہے. تو آپ نے اس چار دن کی کلاس کو انشاءاللہ ان تین دن میں کور کرنا ہے, اور ہر ممکن کوشش کریں گے ایڈمنس. یہ بات میں گھر سے ویزا کیو پہ سننے والوں کے لیے بھی کہوں گی. دیکھیے ہر چیز ٹائم لے رہی ہے نا, لگتا ہے ٹائم. آپ میں سے کسی کو جانے نہیں دیں گے جب تک ہر چیز کی ریکارڈنگ اور اس کی اسائنمنٹس اور پیپر ورک آپ تک نہیں پہنچے گا. شرط یہ کہ پھر آپ نے اس سے فائدہ اٹھانا ہے. ٹھیک ہے, تو چلیے, بہت ہی دلچسپ ٹاپک ہے. بلکہ میں جب اس کی تیاری کر رہی تھی تو میں سوچ رہی تھی کہ بہت کم کہا ہوا ٹاپک ہے. یعنی ہمارے ہاں فرشتوں کے بارے میں زیادہ سے زیادہ کیا بات ہے؟ موت کا فرشتہ, कहानी ख़त्म। एक जुमला बोल दूँ और कौन चले जी, ईमान बिल मलाइका ख़त्म हो गया। शीट आपके सामने, आप देखिए 10 सफ़े हैं ना मेरा हल आज के, और एक्चुअली ये शुरू में को 15-16 थे, इसको स्क्वीज़ कर करके 10 पे किया गया। आप देखिए कि ये आपके सामने जगह छोड़ी है ना, ये जहाँ कुछ नहीं लिखा अब ये यहाँ वो लिखेंगे जब मैं बोलूँगी, क्योंकि शीट को इस्तेमाल करना बड़ा अहम चीज़ है। फिर इसके बाद जब मैं ये जुमला बोलूँगी ना, फरिश्तों की जिम्मेदारियाँ, तो बस ये 1 से लेके मेरा ख्याल है 22 प्लस कुछ पॉइंट्स देने हैं, ये रेफरेंस लिखें, गलत जगह मत लिखिएगा, आपकी शीट गलत हो जाएगी। 1 के आगे बस लाइन पे, आपने आगे कुछ नहीं लिखना, 1-2 करते जाए, इसको लिखते जाए, कुछ छोड़ेंगे नहीं तो तरतीब सेम रहेगी, ठीक है। ये जहाँ कुछ नहीं लिखा होगा इसमें आपने खुद लिखना है। फिर इसी तरह से आप इस शीट के अंदर से जहाँ भी हम कोशिश की है कि आपको कुछ एक्स्ट्रा, जैसे आप देखें इस शीट पे कुछ नहीं है तो ये मैं आपको एक वर्बल नोट दूंगी, क्योंकि ये मुमकिन नहीं है कि इसके भी नोट्स दिए जाए ना पॉइंट्स के साथ। तो बहरहाल समझदारी से अपनी शीट जाया करें और अपने साथ वाले को कोनी बिल्कुल ना मारें, कोनी मारनी ज़्यादा तक अगले हफ्ते से ज़रा कुर्सियों के बीच में गैप बढ़ा दें। वो कहते हैं हमारा छूटा अब हम तुम्हारा भी छुड़वाएंगे, ठीक है। तो अच्छे नेबर बनना है आपने एक दूसरे के लिए। तो अल्हम्दुलिल्लाह ईमान बिल मलाइका अकीदे की एक बहुत बड़ी चीज़ है, और फरिश्तों का ईमान, पहली बात सवाल यह है कि फरिश्तों की हकीकत क्या है और इन पर ईमान लाने से क्या मुराद है। तो पहली बात यह है कि फरिश्तों पर ईमान लाने से ये मुराद है कि गैब की वो मखलूक जो आपकी मेरी निगाहों से उजल है, हम उसको कुरान और सुन्नत की रोशनी में मान जाएं। फरिश्तों पर ईमान मेरा आपका क्या है कि फरिश्ते वो हैं, वैसे हैं जैसे जिस तरह अल्लाह ने उनको पैदा किया है और हमें कुरान पाक में या हदीस में बताया है। ज़ाहिर है ये चीज़ ना तो कभी साइंस से डिस्कवर होगी, किसी माइक्रोस्कोप, किसी हबल, किसी छोटी बड़ी गैजेट के अंदर ये चीज़ नहीं आएगी। तो आपका मेरा काम क्या है कि फरिश्तों पर ईमान हम ले आएं और बग़ैर इसमें अपनी कमी बेची किए। ये ऐसी चीज़ नहीं है जिसको आप अपनी ज़ुबान दराजी से बढ़ा दें या कम कर दें। हाँ, हमारा ईमान फरिश्तों के बारे में क्या है, 3 चीज़ें अब ये 1, 2, 3 में जहाँ दिखा है। पहली बात है कि फरिश्ते अल्लाह ताला की मखलूक है और गैर माबूद हैं। दो जुमले लिख लें, मखलूक और गैर माबूद, मुराद ये कि क्रिएशन है और इनकी इबादत नहीं की जा सकती। सूरत अंबिया 26 इसका है, ये आपने पहली 3 लाइनों में लिखना है ऊपर वाली में। दूसरी बात, फरिश्ते नाफरमानी नहीं करते, सूरत तहरीम आयत नंबर 6 है। और मलाइका की तादाद कितनी है कोई नहीं जानता, और ये बात सूरह मुद्दसर 31 में है। अल्लाह ताला कहते हैं तुम तो अल्लाह के लश्करों की तादाद ही नहीं जानते। हाँ, हमें सही अहादीस से पता चलता है कि ज़मीन पर और आसमानों में इतने फरिश्ते हैं कि एक इंच बराबर जगह खाली नहीं है। हत्ता के आसमानों पर इतने फरिश्ते हैं कि बाज़ दफ़ा जब वो इबादत करते हैं तो चिड़चिड़ाहट की आवाज़ें पैदा होती हैं, पहले आसमान, दूसरे पे, तीसरे पे है। तो फरिश्ते जो हैं, और अगली बात यह है कि अल्लाह ने इनको नूर से पैदा किया और इन्हें अपने अहकामात की इताअत और इनको नाफिज करने की कुव्वत दी है, और फरिश्तों के पास विल पावर नहीं है। एंजल्स डोंट हैव चॉइस, उनके अंदर अल्लाह ताला ने डाल दिया है, बिल्ट इन इताअत है। आप कंप्यूटर की ज़ुबान लिख लें, उनके डेटाबेस में अल्लाह ने हर चीज़ प्रोग्राम कर दिया, बस बटन दबाओ तो काम शुरू, चॉइस नहीं है। आपकी मशीन कपड़े धोने वाली कभी भी बर्तन नहीं धोएगी क्योंकि उसके अंदर वो सिस्टम नहीं है। तो फरिश्तों के पास इख्तियार की चीज़ नहीं है। अब सवाल पैदा होता है कि हमारा लिए क्यों ज़रूरी है कि फरिश्तों पर ईमान लाएं। तो नंबर एक, ईमान की तकमील है। अभी ये दूसरा हिस्सा आप नहीं लिखेंगे, जिम्मेदारियाँ अलग टॉपिक है, ये सब कुछ आपने शीट में ऊपर ही लिखना है। यानी फरिश्तों पर ईमान लाना हमारे ईमान का हिस्सा है। आप खुद देख रहे हैं कि अकीदे की बहस में हम इन चीज़ों को पढ़ रहे हैं। फिर इसी तरह से आप देखिए कि जब हम फरिश्तों पर ईमान लाते हैं ना, तो फिर हमें इस बात का भी यकीन हो जाता है कि अल्लाह की कुदरत, उसकी ताकत, उसके क्रिएशन प्लान को भी हम अल्लाह ही की बताई हुई बात की रोशनी में समझेंगे। और फिर इसी से तो पता चलता है कि मरने के बाद क्या मत आएगी, कब्र में क्या होगा। ये चीज़ हमें ज़्यादा समझ आएगी जब हम नेक्स्ट टॉपिक पे चलते हैं कि फरिश्तों की जिम्मेदारियाँ क्या हैं। ये अब आपके पॉइंट्स हैं जो आप नोट करेंगे किन कामों के लिए अल्लाह ने किन फरिश्तों को रखा है, इसको समझेंगे तो इंशाल्लाह फिर आपको इन पर ईमान लाने की जो अहमियत है वो भी समझ आ जाएगी। तो नंबर एक, सबसे पहली जिम्मेदारी फरिश्तों की क्या थी, वही पहुंचाने की। और ये काम जिब्राईल अलैहिस्सलाम के ज़रिए अल्लाह ने करवाया। सूरह शोरा 192 से 194, रेफरेंस शीट में लिखा हुआ है, आप बिल्कुल ना घबराएं, लिखने की ज़रूरत नहीं है। और याद रखिए, यहाँ अपने लिए जुमला लिखे, हर नबी के पास वही सिर्फ जिब्राईल लेकर आए और अल्लाह ताला ने ये काम उनको दे दिया है। और आज भी बच्चे की फीटस या कह लीजिए या माँ के पेट में जो बच्चे की रूह डाली जाती है वो भी जिब्राईल अलैहिस्सलाम डालते हैं, इसीलिए फिर इनको रूहुल अमीन भी कहते हैं और रूह भी कहते हैं। फिर नंबर टू पॉइंट देखिए, बारिश बरसाने की जिम्मेदारी मीकाईल अलैहिस्सलाम की है, सूरत बकरा 98 आपके पास लिखी हुई है। नंबर थ्री, सूर फूकने की जिम्मेदारी इसराफील अलैहिस्सलाम की है, इब्न माजा 1357 और तिर्मिज़ी 3243। रूह कब, मैं नंबर बोले बगैर तरतीब से हूँ, आप हर एक नंबर को नेक्स्ट पे करती जाइएगा। नंबर फोर, रूह कब्ज़ करने का काम मलकुल मौत और उनके साथियों का है, इनकी दो किस्में, नंबर एक रहमत के फरिश्ते और दूसरे अजाब के फरिश्ते। इसकी दलील है तरकीब व तरहीब 5221, मुस्नद अहमद 287 जिल्द 4 और सूरत सजदा आयत नंबर 11 और अलानाम आयत नंबर 61। फिर पांचवी जिम्मेदारी, लोग इंसानों के आमाल लिखने की जिम्मेदारी, इन फरिश्तों को किरामन कातिबीन कहते हैं, सूरह इन्फितार आयत 9 से 12 और मुस्लिम 1230। फिर सिक्स रिस्पॉन्सिबिलिटी ऑफ एंजल्स क्या है, इंसानों के आगे पीछे से हर वक्त इनकी निगरानी और हिफाजत की जाए, इन फरिश्तों को मुआक्किबात कहते हैं, सूरत रात 11 में मौजूद है। मुआक्किबात, अकबा क्या होता है, पीछे, अकब आकाब, ठीक है। तो वो फरिश्ते जो आगे पीछे से हमारी हिफाजत करते हैं उनको मौकिबात कहते हैं। और आप खुद देखते हैं, आगे से तो हम खुद को बचा लेते हैं, पीछे से कौन बचाता है। कई दफ़ा बच्चा आप देखिए कि पीछे कोई चीज़ से टकराने वाला होता है लेकिन अल्लाह की हुक्म से रुक जाता है। यहाँ तक रिवायत में आता है कि एक बंदे की हिफाजत पे 10 फरिश्ते हैं, नाक के नथनों पे, कानों के पास, मुंह के आगे, तभी तो चारों तरफ जरासीम और इंसेक्ट्स वगैरह भी हैं लेकिन अल्लाह ताला उसको बचा लेता है। कई दफ़ा बच्चे को चोट लगती है बिल्कुल इधर और माँ कहती हाय शुक्र है आँख बच गई, ये आपने मैंने नहीं बचाई, ये मौकिबात उधर रोक लेते हैं कि इससे आगे बच्चे को चोट ना लगे। बहरहाल नंबर सेवन देखिए, जन्नत और उनकी नेमतों की हिफाजत की जिम्मेदारी रिजवान और इनके साथियों की, यानी रिजवान नाम के जो फरिश्ते हैं बेसिकली बहुत मारूफ है कि वो क्या करते हैं, उनको अल्लाह ताला ने क्या कहा, ये एक ब्रैकेट में लिखी है लेकिन इसका रेफरेंस किसी जगह मुझे तो नहीं मिला, लेकिन ये बात मारूफ है कुरान की किसी आयत में नहीं, लेकिन ये बात हमें नबी सल्लम की अहदीस से मिलती है कि जन्नत के फरिश्ते का नाम रिजवान है। फिर नंबर नौ, नेक्स्ट पे चलिए, जहन्नुम के दारोगा होने की जिम्मेदारी मालिक की है, यानी टेक केयर ऑफ हेल इज मालिक, और ये है बुखारी 3236 और जुखरुफ 77। अब आपके पास ये नंबर 7 पे लिखा हुआ है तो आप इसको 7 पे लिखिएगा, चेंज ना हो जाए आपसे। फिर नेक्स्ट देखिए, जहन्नुम के अजाब की जिम्मेदारी मालिक के साथियों जबानिया, ये सब कुरान में लफ्ज़ मिल जाएंगे अगर इन आयतों को जाके पढ़ेंगे, जबानिया, और इनकी तादाद 19 है, 19 सूरत मुद्दसर आयत 30 और 31 है। इसी पे तो अबू जहल ने कहा था ना, 17 से तो मैं ही लिमट जाऊँगा और बाकियों से तुम निबट जाना, तो अल्लाह ताला ने उसी का शायद यानी उसको तकब्बुर की सजा दी। बहरहाल नेक्स्ट पे चलिएगा, कब्र में सवाल जवाब की जिम्मेदारी मुनकर और नकीर की है, अबू दाऊद 4753 और तिर्मिज़ी 1071 और 70 जो भी हैं। अगर एक आधा भी रेफरेंस लिख लेंगे तो भी काफ़ी होता है, जो हमने लिख के दिए हैं वो भी ठीक है, एक्स्ट्रा अपनी मर्जी है आपकी, अब लिख सकते हैं। फिर नेक्स्ट क्या है कि कुछ फरिश्तों के पास अर्श उठाने की जिम्मेदारी है, हामिलीने अर्श कहते हैं इनको, ये बात सूरत गाफिर आयत 7 और अलहाका 17 में है, और इनमें से बास को करूबी, काफ रा पे शद डाल दीजिए, वाव और बाया करूबी भी कहा जाता है, यानी आप कह लीजिए हामिलीने अर्श فرشتے، ان کا نام کروبی بھی ہے، ٹھیک ہے؟ پھر اسی طرح سے کچھ فرشتوں کی ذمہ داری خواتین کے رحموں پر ہے، مدرز ووم، بیبی ماں کے پیٹ میں ہوتا ہے، کوئی اس حمل کی حفاظت نہیں کر سکتا، اور یہ کیا کرتے ہیں، بچے کی تقدیر لکھوائی جاتی ہے، اور انہیں اسے فرشتہ تقدیر کہتے ہیں. بخاری 318 اور مسلم 2646 نمبر ہے اس کا. پھر اسی طرح سے کچھ فرشتوں کے پاس بیت معمور میں داخل ہونے کی ذمہ داری ہے، ہر روز اس میں 70,000 فرشتے داخل ہوتے ہیں، اور قیامت تک دوبارہ ان کی باری نہیں آئے گی. یہ بات بخاری 3207 اور مسلم 164 میں موجود ہے. یعنی دنیا میں اتنے فرشتے ہیں کہ جس طرح ہم انسان جو ہیں اور خاص طور پہ مسلمان خانہ کعبہ میں جانے کی خواہش رکھتے ہیں نا، تو اسی کعبے کے اوپر بالکل بیت المعمور ہے، اوپر ایک گھر ہے فرشتوں کے لیے اللہ نے رکھا ہوا ہے، تو وہاں بھی لوگ جاتے ہیں، اور ایوری ڈے 70,000. ہمیں تو یہاں چلے کوٹا مل ہی جائے گا، لیکن ان کو وہاں دوبارہ جانے کی کبھی بھی اجازت نہیں ملے گی. وجہ کیا ہے؟ کیونکہ ان کے پاس لائن بہت لمبی لگی ہوئی ہے. پھر نیکسٹ دیکھیے، کچھ فرشتوں کے پاس ذمہ داری ہے ذکر کی مجلسوں کو تلاش کرنے کی، جیسی کہ یہ مجلس ہے آپ کی، اور اللہ کرے کہ یہاں بھی فرشتے ڈھونڈتے ہوئے پہنچ چکے ہوں اور اس جگہ کو ڈھانپ لیا ہو. ان فرشتوں کو کہتے ہیں ملائکۃ السیارہ. سیارہ، آپ کو حدیث یاد ہے کسی کو جس میں یہ لفظ ہے؟ ڈھونڈتے ہوئے آتے ہیں اور پھر اس جگہ کو ڈھانپ لیتے ہیں، پھر اوپر تک جاتے ہیں، پھر اس محفل کے ختم ہونے پہ اللہ کے پاس جاتے ہیں، پھر اللہ تعالیٰ ان سے پوچھتا ہے، حالانکہ اللہ کو خود سب پتہ ہے کہ وہ کیا کر رہے تھے. یاد ہے حدیث؟ سنی ہوئی؟ کتنی معروف حدیث ہے. اللہ کہتے ہیں اللہ تعالیٰ وہ جہنم سے پناہ مانگ رہے تھے، جنت مانگ ڈھونڈ رہے تھے. کہا انہوں نے یہ دیکھا ہے؟ کہا دیکھی تو نہیں ہے، ہاں تیری کتاب میں سے پڑھ کر ان کو یقین ہے. تو اللہ تعالیٰ کہتا ہے کہ تم گواہ رہنا، میں نے ان کو جنت دے دی اور جہنم سے بچا لیا. تو اللہ نے صرف آپ کی ان محفلوں کی جگہ ڈھونڈنے پہ کچھ فرشتوں کو لگایا ہوا ہے. کتنے ہی محروم ہیں وہ لوگ جو جگہ معلوم بھی ہونے اور قریب ہونے کے باوجود ایسی جگہوں سے فائدہ نہ اٹھا سکے. زندگی میں ایک بات یاد رکھیے گا، جہاں بھی لفظ فرشتہ آتا ہے نا، تو ہم فوراً بہت جس طرح اس کے بارے میں فیل کرنے لگتے ہو، ہاؤ بلیسڈ دے آر، کتنے لکی کہتے ہیں، لکی کہنا نہیں چاہیے، لیکن جب زندگی میں کسی نیکی کا موقع ملے نا، تو پھر اس سے فائدہ اٹھائیں. آج کل اتنا، مطلب آپ کہہ لیجئے کہ آن لائن کے ناطے سے، اور میرے پاس ہمیشہ گروپس میں میسیجز ہوتے ہیں، جو لوگوں کی آپ کے اس کورس کو اٹینڈ کرنے کی حسرت ہے. جیسے جملہ عام معروف تھا پہلے لوگوں کا، ہم ناروے میں ہوتے تو ہم کلاسز میں آتے، تو میں کہتی تھی کوئی ضروری نہیں ہے، اٹس ناٹ 100% ٹرو کہ آپ ناروے میں یا آسلو میں ہوتے تو آپ آتے، اور قریب ہوتے تو پھر ضروری آتے، یہ تو کبھی بھی نہیں ہوا. آج بھی ہماری اسکولوں میں کلاسز میں دور سے آنے والے زیادہ ہیں، یہ ایک الگ بحث ہے. تو اب آج کل لوگ میرے پاس میسیجز یہ چھوڑتے ہیں، ہائے اٹلانٹا والے کتنے خوش قسمت. اب ان کو تو یہ پتہ ہی نہیں نا کہ یہ روزویل کیا بلا ہے، اور الفرٹا کیا ہے، اور مریاٹا کیا ہے، لیکن بلیو می دور والے رشک کرتے ہیں ان لوگوں پہ، اور بعض لوگ خود پہ رشک نہیں کرتے. آپ ہمیشہ اس پہ دو نفل پڑھا کریں، نفل پڑھیں یا کیا کریں، شکرانے کا سجدہ کریں کہ آپ کو ایک چیز آفر ہوئی اور آپ نے لے لی. اور یہ کوئی میں تھوڑی خود بول رہی ہوں، آپ اس کا حصہ ہیں، اور یہ ریکارڈنگز کہاں تک جانی ہے یہ اللہ کو پتہ ہے، آپ اس کا حصہ ہیں. جیسے سبیر الجنہ آپ نے سنا ادھر 2.5 سال، کنہیں کسی لوگوں میں بیٹھ کے پڑھایا تھا نا، تو کیا خیال ہے ان کو نہیں ملا اس سے اجر؟ آپ شور کرے، باتیں کرے، ابھی بیچ میں ایک دوسرے کو تنگ کرے، میں بھول جاؤں گی، نہیں بتا سکوں گی چیزیں. تو ہمیشہ یاد رکھے کہ اسٹوڈنٹس سائلنٹ پارٹنر ہوتا ہے، اسٹوڈنٹ از دا موسٹ امپورٹنٹ. تو اللہ سے دعا کریں کہ اللہ تعالیٰ ہمیں ان سے محروم نہ کرے. پھر نیکسٹ دیکھیے، کچھ فرشتوں کی ذمہ داری کیا ہے کہ جب ایک مومن اپنے مومن بھائی کی غیر موجودگی میں دعا کرے، تو وہ دعا کریں کہ یا اللہ قبول فرما اور دعا کرنے والے کو بھی عطا فرما. یہ مسلم کی روایت ہے 826. تھوڑا سا ان ہیڈنگز کو سن کر آپ کو حدیثیں یاد آ رہی ہیں؟ کس کس کو کوئی حدیثیں پوری پوری یاد آ رہی ہیں وہ ہینڈ ریز کرے. میں دیکھنا چاہ رہی ہوں کہ آپ کا کم ہے، اس کہاں تک کہ حدیثیں بھی سنانے کی ضرورت ہے. انشاءاللہ کوشش کریں گے جو سائٹ کے درسز وغیرہ ہوں گے ان میں یہی باتیں بھی پوری پوری حدیث کی بھی رکھوں آپ کے سامنے. لیکن دل تو چاہ رہا ہے ہر بات پہ حدیث سناؤں پوری. یہ جو حدیث کا نمبر ہے آپ جا کے خود پڑھ لیں, اس سے بھی آپ کو اندازہ ہوگا. لیکن واقعی آپ کسی کے لیے دعا کرتے ہیں, فرشتہ جواب میں کہتا ہے اللہ اس کو بھی وہی دے, تو یہ کتنی بڑی ایک خیر ہے جو آپ دوسروں کے لیے دعا کر کے سمیٹتے ہیں. پھر نیکسٹ دیکھیے, کچھ فرشتوں کی ذمہ داری نماز جمعہ کے لیے آنے والوں کے نام لکھنا ہے, سائن ان اور سائن آؤٹ. ہاں اچھا, سائن ان سائن آؤٹ کون کرے گا؟ جو سب سے پہلے آئے گا اور سب سے آخر میں جائے گا. یہ بخاری کی روایت ہے 929 اور 6 مسلم 85 ہے. پھر ایک ذمہ داری کیا ہے؟ پہاڑوں کی ذمہ داری, پہاڑی معاملات کو کرنا, اور وہ کن کی ہے؟ ملک الجبال. بخاری 3237 مسلم 4653 اور 1795. یاد ہے آپ کو وہ حدیث کے جب طائف والوں نے نبی صلی اللہ علیہ وسلم کو ستایا تو پہاڑوں کا فرشتہ, وہ یہ فرشتہ آیا تھا کہ اللہ کے نبی آپ اجازت دیں تو میں دونوں پہاڑوں کو ایسے کچل دوں, یعنی ایسے دباؤں کہ یہ اس طائف والے سارے بیچ میں کچل جائیں. تو آپ نے کیا کہا تھا کہ نہیں, کیا پتہ ان کی نسلوں میں کوئی ایمان والا ہو. اور واقعی محمد بن قاسم وہاں سے ہی اٹھے اور آج پر سندھ کو فتح کر کے ہمیں آزاد فضاؤں میں سانس لینے کے قابل کیا. تو یہ وہی ملک الجبال ہے. یہاں سے آپ دیکھ رہے ہیں اللہ کا پلاننگ, اللہ کا کام کرنے کا طریقہ. یعنی مجھے تو یہ پوری مینجمنٹ سکلز دکھ رہی ہیں. کوئی ایسپیکٹ آپ کے سکول کا, آپ کے ادارے کا, آپ کے ملک کا ان اٹینڈڈ نہیں رہنا چاہیے. انشاءاللہ آج آپ کو حضرت عمر کی بھی مزید باتیں سناؤں گی. اس کو بھی میں پڑھتے کہ یہی سوچ رہی تھی کہ اللہ صرف ہم حضرت عمر کو فالو کرنے لگ جائیں ملکی سطح پہ, جو ہمارے ملک کے نظام ہیں, اور اسی طرح ہر مسجد اور ادارے کی مینجمنٹ چھوٹے چھوٹے لیول, اور ایون ہم اپنے گھروں میں وہ سب لے آئیں تو ہمارا ہم سب سیدھے ہو جائیں. آج ہم ڈیپ فوکسڈ لوگ ہیں, ہم بالکل اپنی جگہ سے ہٹے ہوئے ہیں, اور اللہ تعالیٰ ہمیں اپنی جگہ پہ قائم رہنے والا بنا دے. پھر نیکسٹ دیکھیے اگلی چیز, کچھ فرشتے اہل جنت کے خادم ہوں گے. ان کی تعداد اللہ کے سوا کسی کو معلوم نہیں ہے. یہ سورت رات 23 اور 24 آیت ہے, دیکھ لیجئے گا جا کے. پھر نیکسٹ کیا ہے, کچھ فرشتوں کی ذمہ داری ہے اپنے مقام پر صفیں باندھ کر کھڑے رہیں. ان کو اصافات کہتے ہیں, اور ان کی ذمہ داری ہے کہ صف باندھ کر کھڑے رہیں, رکوع کریں اور سجدہ کریں. سورت صافات کی پہلی آیت. اللہ کرے ہماری صفیں بھی سیدھی ہو جائیں. جس دن امت کی صفیں سیدھی ہو گئی نا اس دن دل بھی سیدھے ہوں گے. آج دلوں میں بغض کینے صرف اسی لیے ہیں کہ ہم ساتھ جڑ کے نہیں کھڑے ہوتے. پھر نیکسٹ دیکھیے, کچھ فرشتوں کی ذمہ داری ہیں کہ وہ ڈانٹیں. جی, ان کو زاجیرات کہتے ہیں. سورت نازیات کی پہلی آیت, والنازیاتی غرقا والزاجیراتی زجرا. سوری, دو کچھ ڈانٹنے والوں کو زاجیرات کہتے ہیں. صافات 2 ہے اس کا ریفرنس, میں نے غلط بول دیا تھا, اس کو دوبارہ بولتی ہوں. کچھ فرشتوں کی ذمہ داری ہے کہ وہ ڈانٹیں, ان کو الزاجرات کہتے ہیں. سورہ صافات آیت نمبر 2. نیکسٹ, کچھ فرشتوں کی ذمہ داری ہے کہ وہ جان کو سختی سے نکال لیں. ان کو النازیات کہا گیا, یہ بھی سورت نازیات کی پہلی آیت. نزا سے کھینچنا, یعنی اس طرح سے کسی چیز کے اندر سے کسی چیز کو نکالنا کہ پوری نکل جائے. پھر اسی طرح سے نیکسٹ, کچھ فرشتوں کی ذمہ داری ہے کہ وہ جان کو آسانی سے نکالیں. ان کو اناشیتات کہا گیا. سورت نازیات کی آیت 2. کس کی جان سختی سے نکلتی ہے؟ کافر کی, فاجر کی. کیوں بھلا؟ اٹیچ ہوئی ہوتی ہے نا دنیا سے. جیسے چونگم لگ جائے بالوں میں اور اس کو سوکھنے دیں اور پھر کھینچیں تو جڑ سمیت بال بھی ساتھ آ جاتا ہے. تو مومن کی جان اتنے آرام سے کیوں نکلتی ہے؟ آدھی سے زیادہ تو وہ پہلے ہی دے چکا ہوتا ہے. مومن اس دنیا سے اٹیچ نہیں ہوتا, اس طرح چپکی نہیں ہوتی دنیا اس کو, تو اس کی جان. آج ہم یہ بھی پڑھیں گے, ہمارے آج کے گول میں یہ بھی ہے کہ مرنے کے بعد روح کے ساتھ کیا ہوتا ہے, کیونکہ ایمان بالآخرہ کا یہ ایک حصہ ہے. نیکسٹ دیکھیے, کچھ فرشتوں کی ذمہ داری ہے کہ وہ تقسیم کار کریں, یعنی ذمہ داریاں بانٹیں, کاموں کو بانٹیں. ان کو مقسمات کہا گیا, تقسیم کرنے والے. سورت زاریات آیت نمبر 4. نیکسٹ ہے کچھ فرشتوں کی ذمہ داری کہ وہ انتظامات کریں، مینجمنٹ. ان کو مدبرات یعنی انتظام کرنے والے کہا گیا، سورت نازیات آیت نمبر 5. اور فرشتوں کی ذمہ داریوں سے ہمیں یہ پتہ چلتا ہے کہ سارا نظام فرشتوں کے سپرد ہے. مسند احمد 173 اور انبیاء 19:20. آپ اپنی سمجھ کے لیے لکھ سکتے ہیں، اللہ کے لیے تو کوئی مثال نہیں ہے. اور وہ کیا ہے کہ جیسے دنیا میں ہر بادشاہ اپنے کام مختلف محکمے والوں کے ذمہ لگا دیتا ہے نا، تو فرشتے اللہ کی ورکنگ فورس ہیں. فرشتے اللہ تعالیٰ کے ساتھ اپنے معاملے کو کس طریقے سے رکھتے ہیں یہ آپ کو پتہ چلا. 3 سیکنڈ سوچئے اور کوئی ایک جواب دے، ابھی فرشتوں کے بارے میں یہ معلومات سن کے کیا محسوس ہوا آپ کو؟ جی فائزہ آپ بتائیے، آپ قریب ترین ہیں. اللہ سبحانہ تعالیٰ کی محبت کہ اس نے ہمارے لیے کتنے انتظامات کیے ہیں. جی مجھے تو ایسے لگ رہا ہے پڑھتے ہوئے کہ ہم دنیا میں کچھ لوگوں سے بڑے مسحور ہوتے ہیں نا، بہت سسٹمیٹک. یعنی میرے ذہن میں ایک لفظ آیا، سسٹمیٹک. بلیو می، اللہ نے ہڑبونگ میں نہیں دنیا بنائی. واقعی احسن کیسے؟ تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا. جیسے اللہ ہمیں دیکھ رہے ہیں نا کہ ہم اچھے کام کرتے ہیں کہ نہیں، تو اللہ تعالیٰ نے بھی اچھے کام کیے ہیں. چلیے اب آگے ایک طویل ٹاپک اور ہے، فرشتوں کی صفات کیا ہیں، یعنی کیا فرشتوں میں کچھ مخصوص قسم کی صفات ہیں. مین کہ جیسے انسانوں میں مختلف ہماری صفات ہیں نا، کوئی بہت جنرس ہے، کوئی سٹنجی ہے، کوئی بہادر ہے، کوئی نہیں ہے، اس طرح کے ہمارے ساتھ معاملے ہیں نا، تو فرشتوں میں کیا ڈفرینٹ کوالٹیز ہوتی ہیں. تو یاد رکھیے کہ فرشتوں کی تخلیق نور سے ہوئی ہے. سب لکھیے جو لکھ سکتے ہیں. وہ بشری ضروریات سے آزاد ہیں، مثلا کھانا پینا، سونا، جاگنا، شوہر، بیوی، اولاد کی ضرورت، یہ سب کچھ فرشتوں کو نہیں ہے. پھر گناہ کرنے کی طاقت بھی نہیں ہے. یہ بھی جملہ لکھ لیں، فرشتوں میں گناہ کرنے کی طاقت نہیں ہے. اس کے باوجود فرشتوں کی کچھ ڈفرینٹ صفات ہیں، انشاءاللہ ہم اس میں ٹوٹل تقریباً میں دیکھ کے بتاتی ہوں آپ کو. ہم 15 صفات پڑھیں گے، ڈسٹریکٹ نہ ہو جائیے گا، لیکن اس میں نمبر 14 اور نمبر 15 کے آگے پھر 10 تقریباً پوائنٹس ہیں. فوکس اس لیے آپ کا چاہتی ہوں کہ آپ ذرا سا سوچیں گے، میسج دیکھ لوں، یہ نہ ہو جائے آگے، یعنی سوچ فلکسویشن پہ جائے گی نا. جیسے گھر سے کوئی سن رہا ہے تو چند سیکنڈ کے لیے آواز دب جاتی ہے، تو اس وقت بندہ کہتا ہے میں نے پتہ نہیں کیا مس کیا. اس وقت آپ کو بھی بالکل ایسے سوچنا چاہیے، کیونکہ آپ دیکھیں نا، اگر آپ کو مثال ہے 15 اور 10 25 تقریباً 30-35 پوائنٹس ملنے ہیں صرف اس ایک ٹاپک پہ کہ فرشتوں کی صفات کیا ہیں، تو صرف آپ ایک سیکنڈ کے لیے رکے تو اس میں میرا خیال ہے ایک پوائنٹ تو نکل جائے گا. ٹھیک ہے، تو آپ 1-2 جو لکھا ہے نا، یہ ریفرنس اس کے مطابق ہے، نوٹ کیجئے گا. سب سے پہلی صفت فرشتوں کی ہے کہ فرشتے حیا کرتے ہیں. اللہ ہمیں بھی حیا دے دے. اور اس کی دلیل جا کے پڑھیے گا صحیح مسلم کی روایت 6209 میں. نیکسٹ، فرشتوں میں اذیت کا احساس ہوتا ہے، یعنی فرشتوں کو اذیت دی جاتی ہے جب، تو ہوتا ہے. ریفرنس ہے صحیح مسلم 1248. میں حوالہ دوں آپ کو، کون سی ہوگی؟ لہسن اور پیاز. یاد آ گئی حدیث؟ بس وہ حدیث ہے یہ. اب کوڈ ورڈز میں انشاءاللہ آپ کو حدیثوں سے بھی تھوڑی سی دوستی ہو جائے گی. نیکسٹ پہ چلیے، فرشتے نفرت بھی کرتے ہیں، مثلا کتے اور تصویر سے. بخاری کی روایت 4002 ہے. نیکسٹ، فرشتے محبت کرتے ہیں، صحیح مسلم 6705. نیکسٹ، فرشتے تکبر نہیں کرتے، نحل 49. نیکسٹ، فرشتے اللہ کا خوف رکھتے ہیں، نحل 50، انبیاء 28. ہر بات پہ آپ بھی دعا کریں اپنے لیے، اللہ ہمیں بھی دے دے. فرشتے حیا کرتے ہیں، اللہ ہمیں بھی حیا دے دے. فرشتوں کو بھی گندی چیزوں سے کراہت ہوتی ہے، ہمیں بھی ہو جائے. فرشتے محبت کرتے ہیں تو ہم بھی کریں، وہ تکبر نہیں کرتے تو ہم بھی نہ کریں، وہ اللہ کا خوف رکھتے ہیں تو ہم بھی اللہ کا خوف رکھیں. نیکسٹ تھنگ لکھیے گا، فرشتے اللہ تعالیٰ کی نافرمانی نہیں کرتے، سورۃ تحریم آیت 6، انبیاء 26 اور 27. پھر نیکسٹ فرشتے اللہ تعالیٰ کی عبادت کرتے ہیں، سورۃ الانبیاء 19، سورۃ الانبیاء آیت 19. پھر نیکسٹ فرشتے اللہ تعالیٰ سے نیک بندوں کے حق میں مغفرت طلب کرتے ہیں، سورۃ غافر آیت 7. آیت یاد آئیے کسی کو؟ اتنی ایموشنل آیت ہے. اللہ نے کچھ فرشتوں کو صرف اس لیے مقرر کیا ہے کہ آپ کی میری زندگی کے جو گناہ ہو چکے ہیں اور ابھی بھی ہو رہے ہیں، بس وہ اللہ سے بیٹھ کے معافیاں مانگتے رہتے ہیں، للذین آمنوا. اور آپ کو اگر آیت پوری یاد آ گئی ہے تو آپ کے بچوں کے لیے بھی مانگتے ہیں کہ اللہ ان کی اولادوں کو جنت میں ان کے ساتھ ملا دینا. یہ سورہ غافر کی اتنا خوبصورت موقع ہے کہ باوجود اس کے کہ دورہ قرآن میں ہم اس وقت بہت ٹائٹ جگہ پہ ہوتے ہیں پارے کے اعتبار سے، لیکن ہمیشہ میں وہاں جا کر اس پہ چند باتیں ضرور کرتی ہوں کہ کبھی آپ نے کسی کو کہا کہ میرے لیے دعائیں کرو؟ لوگ تو یہی کرتے رہتے ہیں، دعاؤں میں یاد رکھیے گا، دعاؤں میں یاد رکھیے گا. اچھا کسی کو دعوت دے نا، کلاس ہو رہی ہے، ہاں یہ ویسے آپ ہمیں دعا میں یاد رکھیے گا. اچھا جی درس ہو رہا ہے ادھر، آپ بھی آئیے گا، یہ بھی ہوگا وہ ہوگا، ہاں آنا تو مشکل، جانا تو لیکن ویسے آپ ہمیں دعا میں ضرور یاد رکھیے گا. اللہ اکبر، اللہ اکبر کبیرہ. یقین کریں دعائیں کہہ کے نہیں مانگی جاتی، دعائیں لیجئے، دعا لیجئے، دعا دیجئے، دعا کیجئے، دعائیں مانگ کہیں نہیں جاتی. پرسوں میں نے ایک جملہ ادھر بولا تھا، آپ نے نہیں سنا، مجھے پتا ہے اتنے جو جملے، لاکھوں جملے بولے جاتے ہیں دو تین گھنٹوں میں، شاید لاکھوں نہیں تو ہزاروں تو ہوں گے، لیکن میرے منہ سے ادھر بلوایا اللہ نے، میں نے پہلے سوچ کے نہیں بولا تھا، اور یہیں بولتی ہوں جو اللہ ہی بلواتا ہے. اور وہ میں نے کیا بولا تھا یاد ہے کسی کو؟ دیا نہیں جاتا، لگایا جاتا ہے. جو چیز اپنی ہوتی ہے نا اس پہ دیتے نہیں ہیں. وہ دیا تو کسی کو، آپ نے کسی کو $20 کا گفٹ دیا ہوگا، آپ کو آج بھی یاد ہے وہ فلاں موقع پہ اس کے بیٹے کو $20 کا گفٹ دیا تھا. اپنے بچوں پہ نہیں دیتے، ان کو لگاتے ہیں. دین کے ساتھ دیے کا نا معاملہ کریں، لیے کا کریں، لگانے کا. یہ ہم نے لگانا، یہ وقت ہم دے نہیں رہے، لگا رہے ہیں. بلیو میں پرسوں سے یہ جملہ میرے منہ سے ادھر ہی نکلا ہے، اور میں کتنی دفعہ اپنے دن رات کے معمولات پہ اس کو سوچ رہی ہوں کہ پھر میں کہتی ہوں اللہ جی میں دے نہیں رہی، میں لگا رہی ہوں، مجھ سے اور لگوا لیں. اور اس میں مال نہیں ہے صرف، مال تو سب سے چھوٹی چیز ہے جو ہم اللہ کے رستے میں دیتے ہیں، وہ تو میل ہے، ہاتھوں کا میل، مالا یمیل میلن، یہ تو بہت چھوٹی چیز ہے. اصل جذبے، شوق، وقت یہ دیجئے، تو پھر آپ دیکھیں گے کہ انشاءاللہ کتنا ملے گا. تو بات ساری کی ہے فرشتوں کی دعاؤں پہ. کتنے خوش بخت ہیں وہ لوگ جو فرشتوں کی دعائیں لیتے ہیں، معصوم عن الخطا. تو اللہ تعالیٰ ہمیں فرشتوں کی دعائیں لینے والا بنا دے. نیکسٹ چلیے، فرشتے علم بھی رکھتے ہیں آپ کی طرح، ماشاءاللہ ان کو بھی علم لینے کا بڑا شوق ہے. سورۃ نجم آیت نمبر 5 ہے اس کی دلیل. نیکسٹ فرشتے معزز اور پاک باز بھی ہیں، یعنی فرشتوں میں عزت کا احساس بھی کہہ لیجیے اور باقی بھی چیزیں موجود ہیں. اور دوسری بات یہ کہ پاک رہتے ہیں، اس کی دلیل سورۃ عبس 15:16 اور الانبیاء 26. نیکسٹ فرشتے جی 26 پھر بول دیتی ہوں، فرشتے معزز اور پاک باز ہیں، عبس 15:16 اور الانبیاء 26. اور نیکسٹ فرشتے تسبیح کرتے ہیں، اس کی دلیل آپ سارے بول دیں. ہاں سبح للہ ما فی السماوات و ما فی الارض، اور یسبحو، جتنی مسبحات کی صورتیں ہیں اس میں، لیکن خاص طور پہ یہ بات کہ فرشتے تسبیح کرتے ہیں، یہ سورۃ الانبیاء آیت 20 میں آپ لکھ سکتے ہیں. نیکسٹ دیکھیے، فرشتے دوستی کرتے ہیں. اللہ اکبر، میں نہ بولوں تو آپ کیا بولیں گے اس کی جگہ؟ کوئی جملہ بول دیں، میرا بھی دل ٹھنڈا ہو جائے. نحن اولیاؤکم فی الحیات الدنیا، یہ کن کو بولتے ہیں؟ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ الا تخافوا ولا تحزنوا وابشروا بالجنۃ التی کنتم توعدون. نحن اولیاؤکم فی الحیات الدنیا، سورۃ فصلات آیت نمبر 30 اینڈ 31. اب میرے دل میں آ رہا ہے کہ کبھی ایک کورس ہم ایک سال کا رکھیں، یہی سیم چیز، یہ اس کا منیچر، اور ہر آیت کو پھر پڑھیں قرآن کھول کر. کیا وہ کیا کورس ہوگا؟ آپ سوچیں کہ آپ کی آنکھیں دیکھیں گی کہ قرآن میں کہاں کیا رکھا ہوا ہے. اور یقین کریں یہ پڑھ چکے ہیں. مزے کی بات، آپ سب کو خوش کروں، سویل الجنہ، یہاں وہاں جدھر بھی کسی نے کہیں بھی قرآن کا کورس پڑھا ہے، یہ جو کچھ آپ کو میں بتا رہی ہوں یہ سارا پڑھ چکے ہیں. یہ آیتیں آئی تھیں نا پڑھتے ہوئے، اور جتنی حدیثیں ابھی تک بتائیں میں پورے شرح صدر سے کہہ سکتی ہوں سویل الجنہ میں آلموسٹ 90% 98% کوٹ کی بھی ہے میں نے, کوئی نئی بات نہیں. لیکن وہی بات ہے نا, جنرلائز ہو رہا ہے, لکھا ہوا چیزوں کو ہم جیسے ایک ہے ڈھیر لا کے شاپنگ کا رکھ دیا گھر میں تھیلے, پتہ ہی نہیں ہوتا ہے کیا, اور ایک ہے آپ اس کی ڈبوں میں الماریوں میں جس سے وہ گھر سیٹ ہوتا ہے, اور میرا جس دن سیٹ ہوتا ہے اس دن مجھے پھر جانا پڑتا ہے, اس لیے پھر میں سیٹ ہی نہیں کرتی کہ اب جو بھی ہوگا وہ ہوگا. میرے لیے سب سے بڑا جس کو آپ کہہ سکتے ہیں نا کہ کیا میں بولوں اس کو, آپ کہیں چھٹیوں میں جانے کو کہتے ہیں نا ریفریشمنٹ, یا کہیں جانا اچھا لگتا ہے نا, چھٹیاں کہیں چلتے ہیں ریفریشمنٹ, میرے لیے ریفریشمنٹ ہے کہ مجھے کہیں نہ جانا پڑے اور میں اپنے گھر میں ہر جب الماری کھولوں اور چیز نکل آئے. یعنی ایک بات بتا رہی ہوں کہ چینج کتنی بڑی چیز ہے. تو یہ پڑھتے پڑھاتے مجھے ایسے لگ رہا ہے چھوٹے چھوٹے باکسز ہیں اسلام کے اور ہر چیز اس میں جا رہی ہے, اس میں جب ضرورت پڑے گی ڈرا کھولا نکال لی. تو اللہ کرے کہ ہم, اور یہ علم کا فائدہ ہوتا ہے, اور آپ نے اگر پہلے یہ نہ کیا ہوتا قرآن کا کورس آپ بالکل انجوائے نہ کرتے, آئی ایم شیور. اتنے فاسٹ پیس میں تو بھی کوئی آپ کسی گیسٹ کو لے آئیں کل اٹھ کے چلا جائے گا, وہ کہے گا یہ بہت فاسٹ بول رہی تھی, اتنا کچھ لکھا ہے, ٹو مچ ہو گئے, نہیں رہیں گے وہ آپ کے ساتھ, وجہ کہ بیس نہیں بنی ہوئی. تو اللہ کرے کہ ہم مختلف طریقے سے علم کو سیکھتے رہیں. یاد رکھے کہ علم کی دو آنکھیں ہوتی ہیں, ایک آگے ہوتی ہے ایک پیچھے ہوتی ہے. جن کے پاس ایک آنکھ کا علم ہے نا وہ کانا علم ہوتا ہے, تعصب سے بھرا ہوا, جو پڑھ لیا اسے آگے اور ضرورت نہیں, جو بتا دیا بس جو میرے استاد نے بتا دیا وہی سب سے اچھا ہے, یا جو مجھے بات سمجھ آ گئی اس سے علاوہ کچھ نہیں ہے. ایسے لوگ کبھی گرو نہیں کرتے. چھوٹی مثال دوں, حالانکہ وقت اس کی اجازت نہیں دیتا, بس آپ دیکھیے کہ میرر ہے یہ بالفرض, ویسے اس میں ہے نہیں ہے, دیکھ لیجئے. اب میں اس کو دیکھ رہی ہوں تو مجھے اپنا فیس دکھے گا نا, لیکن اگر مجھے پیچھے دیکھنا ہے تو میں کیا کروں گی, یہ میں پیچھے ایک اور میرر رکھوں گی تو دیکھوں گی نا. تو جیسے آگے کی چیزیں ایک میرر سے دکھتی ہیں پیچھے کی نہیں دکھتی, اسی طرح دو رخ سے چیز کو دیکھنے سے ہمارے اپنے اندر تقابل پیدا ہوتا ہے. ہم نے دنیا کا علم سیکھ لیا الحمدللہ, دین نہیں سیکھا ہوا اندھے بلائنڈ ہے, اور صرف دین کے نام پہ دین سیکھتے تھے, دنیا نہیں آپ لیں گے یا ایسے اداروں میں جیسے مدرسہ میں, اور جس طرح سے بچوں کو فل ٹائم ماشاءاللہ اتنا گہرا علم دیا جاتا ہے دین کا, لیکن دنیا میں نہیں چل پاتے. تو ہمیشہ یاد رکھیے بہترین طریقہ کیا ہے, دین کا علم اور دنیا کا علم ساتھ ساتھ, اور اللہ تعالیٰ ہمیں اس میں بڑھنے والا بنا دے. نیکسٹ چلتے ہیں. جی تسبیح پہ اتنی لمبی بات ہو گئی, آگے فرشتے رحمت کی دعائیں کرتے ہیں. سورۃ الاحزاب 43 کسی کو یاد آ رہا ہے؟ بڑی مشہور ہے, جمعے کو اکثر اس کی سلائڈیں لوگ بھیجتے ہیں. ملائکتا یصلون علی النبی, تو صلی یصلی تسلیہ رحمت کی دعا کرنے کو کہتے ہیں, آیت 43 سورۃ الاحزاب. نیکسٹ, یہ تو اب آپ دیکھیے کہ یہ جو بات کی ہے نا میں نے فرشتے رحمت کی دعا کرتے ہیں, یہ کس پوائنٹ پہ پہنچے ہیں آپ بتائیے؟ 14, شاباش. اب آپ دیکھ رہے ہیں کہ آپ کے 14 کے بعد شیٹ میں کچھ نہیں نمبر ڈلا ہوا, یعنی یہ شیٹ میں نے بھی اپنے سامنے اسی لیے کھولی ہوئی ہے کہ میں آپ کی مدد کرتی رہوں. اب یہ سب پوائنٹس لکھیں گے آپ, کن کے فرشتے کن پر رحمت کی دعا کرتے ہیں, اور اگر آپ اس کو ڈیٹیل میں لیں نا تو ہم نے ایک بک پڑھی تھی DQ 16 میں, ہم نے کب پڑھی تھی کہ جب وہ فرشتے, وہ کیا تھی بک کا نام, تھی فرشتوں کی دعائیں پانے کا ذریعہ, اعمال ایسے کہ فرشتے اترے. سوری, یہ ساری حدیثیں جب بول رہی ہوں یہ ساری اس میں سے ہیں, آپ لوگ بعد میں لینا چاہیں تو اس سے فائدہ اٹھا سکتے ہیں. بہرحال شیٹ کو غلط نہ کریے گا, میں دوبارہ بولتی ہوں, پوائنٹ 14 میں فرشتے رحمت کی دعائیں کرتے ہیں, یہ بات سورۃ احزاب 43 سے پتہ لگی. اب کویسچن یہ کن کے لیے کرتے ہیں, یہ آپ لکھ لیں ساتھ ہی اسی پہ سائڈ پہ, کن کے لیے کرتے ہیں؟ تو سب سے پہلے اللہ کی رحمت سے. کن کی بات ہے؟ لوگوں کو بھلائی کی تعلیم دینے والوں کے لیے. ترمزی 2685 اور جامع صغیر بھی ہے 1838. دل کی گہرائی سے کہ الحمدللہ, اگر آپ کہیں بھی انصار اللہ, آپ قرآن ٹیچر ہیں, آپ حدیث ٹیچر ہیں, آپ مت کہیے کہ یہ بات صرف استادوں کے لیے, استاد تو ایک فرنٹ کیس ہوتا ہے, واللہ ہی اس کے پیچھے جتنی مشینری ہوتی ہے وہ ساری اس میں آتی ہے. اس میں وہ بھی لوگ ہیں اس وقت جو بیبی سٹنگ میں بیٹھے اپنی مدد آپ کی مدد کر رہے ہیں, اور اس میں وہ سارے بھی لوگ ہیں جو چھوٹے سے لے کے بڑے کاموں میں کام کرتے ہیں. اسٹوڈنٹ کو تو 4 گھنٹے آنا مشکل لگتا ہے نا, جب آپ انصار اللہ بنیں گے تو آپ صرف 4 گھنٹے سوئیں گے, بلیو می. آپ بتائیے کس کس نے بننا ابھی سے چہرے پہ. میں دعا دوں گی آپ کو کہ آپ صرف دن میں 4 گھنٹے آرام کریں, फिर आपके चेहरे पे जो बशाशत होगी वो सारी गोलियां दवाइयां सब छूट जाएंगी। वो छुटती तब है जब आप 20 घंटे काम करते हैं, एनर्जी मिलती है इससे। बहरहाल आगे चलते हैं। अल्लाह ताला हम सबको भलाई की तालीम देने वालों में किसी न किसी तरह डाल दें। उस्ताद होना तो बहुत ख़तरनाक है वल्लाही। मैं अभी इस वक्त इतनी फोकस्ड हूँ इन बातों को बताते हुए आपको, क्योंकि मैं गलत बोल दूँगी तो कितने हज़ारों लाखों लोगों तक गलत बात चली जाएगी। तो ये ख़तरे वाली जगह है, दूसरों का कोई नहीं। जो हमारे साथ तआवुन कर रहे हैं वो तो अपनी नेकी का अजर लेके चले जाएंगे। तो अल्लाह ताला हमें गलतियों से पाक तालीम देने वाला बनाए। नेक्स्ट चलिए फरिश्ते किन पर रहमत की दुआएं करते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद भेजने वालों के लिए, तिर्मिज़ी 775 नंबर की हदीस है। नेक्स्ट बाजमात नमाज का इंतज़ार करने वालों के लिए, बुखारी 647। अब आप बुक ऑर्डर मंगाएं तो ये बुक ज़रूर मंगाइएगा, बहुत ही खूबसूरत किताब है। हमने ताक रातों में पढ़ी थी पेरिस में, किसी के बैकयार्ड में बैठकर खुली जगह पे पढ़ते थे, बिल्कुल खुली जगह थी और बहुत इंजॉय किया था हमने उसको। तो अगली चीज़ नोट करिएगा, किसके लिए रहमत की दुआ करते हैं। ये हदीस अब आपने किसको सुनानी है? अपने मर्दों को, और मर्दों में शौहर भी मर्द ही होता है, बेटे तो होते ही हैं, हैं? अगली सफ़ों में नमाज अदा करने वालों के लिए, ये अबू दाऊद की रिवायत है 664। दोनों बातें, बाजमात नमाज का इंतज़ार और अगली सफ़ों। देखिए बहुत सारों के शौहर तो वैसे ही आदि इंतज़ार करने के, ऐसे ही है ना, बेगम का इंतज़ार करने से ज़्यादा बेहतर नहीं है कि नमाज का इंतज़ार किया जाए। तो ये दोनों हदीसें आपने घर के मर्दों को सुनानी है इंशाल्लाह। नेक्स्ट देखिए सफ़ों में मिलकर खड़े होने वालों के लिए, इब्ने माजा 995 नंबर की रिवायत है। यानी सफ़ों में रखना नहीं डालना चाहिए, याद रखिए। ये तो नमाज की सफ़ों की बात है ना, दीन और इस्लाम की सफ़ों में भी रखने नहीं डालने चाहिए। ये तफरकाबाजी, ये गिरोहबंदी, ये तासुब, ये सारी आज के दौर की यही रखना अंदाजियाँ हैं जिससे बरकत चलेगी दीन की। तो अल्लाह करे कि हमारी नमाजों की सफ़ें भी एक हों और हमारे दीन की सफ़ें भी एक हों, और हम वो काम जो छोटी छोटी कोशिशों से होता है उसको बड़े बड़े कामों में बदल सकें। शर्त इसमें एक ही है कि इंसान इस काम को करते वक्त अपनी ज़ात से ज़्यादा दीन के नफ़े को सामने रख सके। फिर नेक्स्ट देखिएगा, अगली चीज़ भी बड़ी खूबसूरत है और वो क्या, सफ़ की दाईं जानिब खड़े होने वालों के लिए, अबू दाऊद 676। और ये चीज़ तो मैंने देखी अल्हम्दुलिल्लाह। कभी भी कुछ मस्जिदें ऐसी होती हैं कि जहाँ से लेडी साइड में से मेन साइड दिखती है। अमेरिका में तो 98% मस्जिद ऐसे ही है ना, स्क्रीन लगी होती है और आपको मेन साइड दिखती है। अगर कभी ऐसा इत्तफाक हो और आउट ऑफ क्यूरियोसिटी देखने को दिल चाहे कि मेरे घर वाले किधर खड़े हैं, तो हमेशा मैं राइट साइड पे देखती हूँ, पहली सफ में। मुझे किसी और मर्द को देखने की ज़रूरत नहीं पड़ती, चाहे बैक ही दिखती है, बैठे हुए दिखे इंसान। लेकिन अपने बच्चों को ये सिखाएं नेकियों में भी मज़ीद नेकी, तो राइट साइड पे बैठने वाले को ज़्यादा अजर है लेफ्ट साइड की निस्बत। ये भी बात जहाँ से आपको एक साइड इशू मिल गया। फिर नेक्स्ट देखिए, नमाज से फारिग होने के बाद नमाज की जगह बैठने वालों के लिए, बुखारी 659। कौन नमाज से फारिग होकर वहाँ बैठा रहेगा? जिसको मज़ा आ रहा है, जो इंजॉय कर रहा है, जैसे हमारा उठने को दिल ही नहीं करता, दोस्तों में बैठे हों फिर कहते हैं और थोड़ी देर बैठ जाएं, और अच्छा ओए अब बच्चों को लेना है, अब भागते हैं। फिर वो रास्ते में जो गाड़ियाँ चलाते होंगे, अल्लाह की बना, जहाँ दिल लगा होता है वहाँ से उठने को दिल नहीं करता ना। तो दुआ करें हमारे मर्दों के दिल मस्जिदों में नमाजों में ही लग जाएं, वहाँ बैठकर एंजॉय करें। फिर नेक्स्ट देखिए, सहरी खाकर रोज़ा रखने वालों के लिए, हदीस पड़ी हुई है, सहरी खानी चाहिए क्योंकि इससे फरिश्तों की दुआएं मिलती हैं। और इसकी दलील है सही जामे 1844 और असहीहा 1654 नंबर की हदीस है। फिर नेक्स्ट है बीमारों की इयादत करने वालों के लिए, तिर्मिज़ी 969। चलिए यहाँ रुकें ज़रा सा, क्या हमारे शहर में कोई बीमार है? होगा ना। नियत कीजिए इन 3 दिनों में किसी ऐसी सिस्टर या जो भी आपके इर्द गिर्द लोगों में हैं उनको विज़िट कीजिए, और जाकर अच्छे तरीके से, एक तो उनको, हम तो वो फिर फूल शूल ले जाते हैं, कुछ ऐसी चीज़ लेकर जाएं कि जो उनको फ़ायदा दे, कोई अच्छी दुआओं की बुक, कार्ड जिसमें बीमारी की दुआएं हैं। और फिर किसी तरह वहाँ बैठे बैठे उनके फ़ोन पर आप भी कोई ऐसी गैजेट डालें कि वो भी इस चीज़ से फ़ायदा उठाएं। मैं कहती हूँ अगर सिर्फ हॉस्पिटल्स का कंट्रोल होना हमारे हाथ में, 80% मरीज़ वैसे ही ठीक हो जाए, इतनी कड़वी दवाइयां और ऑपरेशन से बचने गुजरने के बजाय बजाय के मरीज तो टूटा होता है, वो तो जिंदगी और मौत के बीच में लटक रहा है, उनको वहां अल्लाह से जोड़िए। हमारा दुख की बात क्या है कि उन जगहों पे भी टीवी स्क्रीनों पे वो अजीबो गरीब चीज़ें देख रहे होते हैं, तो बहरहाल ये काम कीजिए, किसी की आदत करें और फिर उनको ये मैसेज दें। फिर नेक्स्ट, सदका करने वालों के लिए दो फरिश्ते रात को दुआ करते हैं, ए अल्लाह देने वाले को और ज़्यादा दे। सुभान अल्लाह, बुखारी 1442 नंबर। और इस बात की मैं गवाही दे सकती हूँ कि मैंने कुछ लोगों को हमेशा देते देखा है और कभी नहीं सुना कि उनका कम हुआ है। वजह, वो एक हाथ से देते हैं और दो फरिश्ते सारी रात उसको दुआ देते रहते हैं कि अल्लाह इसको और दे दे, और सिर्फ रात को देते हैं नहीं, दिन को भी दुआ करते हैं फरिश्ते उनके लिए कि आ अल्लाह ताला इनको दे, जो सुबह में करता है या शाम में, मुराद ये कि जब भी करता है। देने वाले का कभी कम नहीं होता। मा नकसत सदकतुम मिन मालिन, अल्लाह के नबी ने जो तीन चीज़ों पे कसम खाई थी उनमें एक चीज़ ये थी, सदका देने से माल कम नहीं होता। और वो कहते हैं ना कि कभी चोर ही के घर में लाइट नहीं जली, जिसके घर का सारा भी कोई ले जाए कुछ साल बाद अल्लाह उसको फिर सब दे देता है। तो याद करिए, याद रखिएगा इस बात पे, अपने लिए भी अमल रखिए कि जब फरिश्ते दुआएं करेंगे किसी नेकी के करने पे तो उसमें कमी कैसे होगी। चलिए अब चलते हैं 15th पॉइंट, आपकी शीट का पेज नंबर 3 बिल्कुल शुरू से है। इसमें अब ऑपोजिट टॉपिक है, अभी तक क्या पढ़ा, फरिश्ते रहमत की दुआएँ करते हैं, अब ऑपोजिट है। उस बुक में भी इसी तरह शुरू में रहमत है, बाद में लानत, और लानत को लफ्ज़ समझिएगा। यदि ये टॉपिक है कि फरिश्ते लानत भेजते हैं, और इसकी दलील शुरू में लिख लीजिए, अल बकरा 161-162 लिखी हुई है, उस पहली पॉइंट पे ये लिखिए। लानत क्या होती है, ये लफ्ज़ हमारे यहाँ अच्छा नहीं समझा जाता ना, तो मैं पहले इसको ज़रा सा वाज़े करूँ। लाना का लफ्ज़ है ना, लाम आइन नून, बौद के मानी में बादा, लाना इज इक्वल टू बादा, और बादा क्या होता है, बोध, अल्लाहुम्मा बाएत बैनी व बैन, दूरी। तो अल्लाह की रहमत से दूरी को लानत कहते हैं, अल्लाह ताला हम सबको बचा के रखे। किस किस के लिए करता है, अब यहाँ वो सब पॉइंट्स नोट कीजिएगा और एक एक को पढ़ते हुए दुआ करें कि अल्लाहुम्मा ला तजलना मिनहुम, अल्लाह ताला हमें इनमें से ना करे। नंबर एक, अल्लाह ताला की तालीमात का कुफर करने वालों पर, और आप आयतों के नंबर ही सुनकर समझ जाएंगे कि ये किस कौम का जिक्र है। सूरत बकरा 161 और आल इमरान 86-87। नेक्स्ट, अहद तोड़ने वालों पर, सही मुस्लिम 1370, दुआ करें मैंने किसी से वादा करके तोड़ना नहीं है। देखिए ये जो हम नियत करके किसी को कोई उम्मीद दिला देते ना, प्लेजिंग तो एक बड़ी बात है, सिर्फ होप, वादे में उम्मीद होती है, वादा भी ना उम्मीद, अब आपने किसी से कमिटमेंट की और तोड़ दें, किस बात पे, उससे अच्छी चीज़ नज़र आ गई, मंगनी की किसी जगह बच्चे की, फिर उससे अच्छा कोई रिश्ता आया, अच्छा पहले को जवाब दे के आपसे कर लेते, नहीं कर सकते, इस्लाम में ये पसंद नहीं। इसी तरह से मुख्तलिफ कमिटमेंट्स में इंसान बंधा होता है। नेक्स्ट देखिएगा, अल्लाह ताला के कानून के निफाज में रुकावट पैदा करने वाले पर, जी निसाई 4790, यानी अल्लाह का कानून किसी जगह नाफिज हो सकता है लेकिन लोग रोड़े डाल रहे हैं, नहीं नहीं इससे तो हमारे मुफादात ख़राब हो जाएंगे, फिर तो हमारी चेकिंग्स होगी। तो याद रखिए, ऐसी अथॉरिटीज़ को फरिश्तों की तरफ से बददुआएँ मिलती हैं कि ये अल्लाह का निज़ाम नाफिज नहीं करने दे रहे, और दुआ कीजिए अल्लाह हमारे मुल्कों में इस्लाम को नाफिज कर दे। नेक्स्ट, सहाबे कराम को गालियां देने वालों पर फरिश्तों की तरफ से बददुआएं होती हैं, यानी लानत को आप यहाँ बददुआ भी कह सकते हैं, जामे सगीर 6285। नेक्स्ट, अपने भाई के ख़िलाफ़ असलहा उठाने वालों पर, सही मुस्लिम 2616। मना है, इजाज़त नहीं, क्योंकि आपने फरमाया कि अपने भाई की तरफ हथियार से रुख ना करो, शैतान चिल्वा देगा और पता भी नहीं चलेगा आपको। फिर नेक्स्ट क्या है, अहले बिदत को पनाह देने वालों पर, अल्लाह अकबर कबीरा, ये बुखारी 1870 और मुस्लिम 5124 नंबर की हदीस है। नेक्स्ट, अपने बाप के अलावा दूसरों से नसब मिलाने वालों पर, इब्ने माजा 2209, यानी औलादों में एक ये भी फितना शुरू हो जाता है कि अपने माँ बाप तो अच्छे नहीं लगते और दोस्त की अम्मी ने उसको बेटा बना लिया, और वो तो जी मेरा मैंने बेटा बना दिया, बेटे बना दिए, अपने बाप के नसब से दूसरे में जाना, और इसी तरह और भी इसकी बहुत एक्सट्रीम वेज हो सकती हैं। ऐसे तमाम लोगों को अल्लाह फरिश्तों से बददुआएं मिलती हैं। नेक्स्ट, शोहरों की नाफरमानी करने वाली औरतें। बुखारी 5193, सही मुस्लिम 1436। अब इस पे बहुत सारे सवाल उठेंगे दिमागों में। अच्छा, हस्बैंड ने कल कहा था मेरे साथ फिल्म देखने चलो, फिर मैंने तो इनकार कर दिया, तो क्या आप फरिश्ते लानत करेंगे? देखिए, ला तअतल्ली मखलूक इन फी मासियतिल खालिक, एक कोड वर्ड है इस दवाजी जिंदगी का भी, यही माँ बाप बच्चों का ताल्लुक है। दुनिया के हर इंसान की बात सुनते मानते वक्त इसको अप्लाई कर लें। ला तात नहीं है इतात, किसकी? ली मखलूक इन, मखलूक की, किस में? फ़ी मासियतिल खालिक, जिसमें खालिक की नाफरमानी हो। तो बस फिर इंशाल्लाह आपको बात सारी समझ आ जाएगी। ये है बिला वजह, आदत ही बना लेना बात ना मानने की, इसको कहा गया। फिर नेक्स्ट देखिए, बुखल करने वालों के लिए रात को दुआ करते हैं, ए अल्लाह रोकने वाले का पहला भी ज़ाया कर दे। ये बुखारी 1442 और मुस्लिम 2336। ऊपर पढ़कर आए हैं ना रहमत की दुआएं, यूसी हदीस की कंटिन्यूशन है। क्या पता चला, जो देते हैं तो रात को फरिश्ते उनके लिए दुआएं कर रहे होते हैं, और जो रोक लेते हैं तो फरिश्ते उनके लिए बद दुआएं करते हैं। अब आप ज़रा से यहाँ सोचें, फरिश्तों पे और भी बहुत बात हो सकती है, लेकिन इतनी बात सुन के फरिश्तों पे प्यार आ रहा है? और जिस हस्ती ने इनको हमारे कामों के लिए लगाया है, क्या उन पे हमें प्यार आ रहा है? अल्लाह से दुआ कीजिए कि अल्लाह ताला हमें इन पे इन सब के बारे में गौर व फिक्र की दावत दे। कोई बहुत जेन्युइन क्वेश्चन जो कि इस मौजू से मुतल्लिक हो तो आप हाथ खड़ा कर सकते हैं। ईमान बिल मलाइका पे क्लियर है? अल्हम्दुलिल्लाह। देखिए, हम इसी पेपर को वापस उठाते हैं, हम इमाम बिल मलाइका पढ़ रहे हैं। इसमें तो नहीं आता, लेकिन सिर्फ चंद जुमले बोलूँगी जिन्नात और शयातीन पे, क्योंकि मखलूकात में इंसान हैं, जिन्नात हैं और फरिश्ते हैं। जिन्नात और शयातीन को आप इस तरह से कह लीजिए कि अभी जैसे हमने फरिश्तों की बात पढ़ी है ना, तो फरिश्ते नूर से बने हैं। अब ये जो जगह छोड़ी हुई ना आपकी बुक में, इसमें जो बातें सिमटती हैं लिख लें, या अपने नोट्स में लिख लें। इसका कोई आपको मैं रेफरेंस नहीं दूंगी क्योंकि बहुत लंबा हो जाएगा। जिन्नात पे तो पूरी पूरी बुक्स हैं। इस पे इतना मुझे याद है कि हमने जिन्नात और शयातीन पे एक सेमिनार आज से शायद 10 साल पहले किया होगा फ्लोरिडा में। आज भी वो जगह, वो वक्त याद है, टेम्पा फ्लोरिडा में एक पूरी वर्कशॉप रखी थी हमने, जिसमें जिन्नात के मौजू पे हैंडफुल बातें थी। तो अगर कहीं पुरानी रिकॉर्डिंग्स में होगा तो उसको डाल दीजिए, इसी बहाने ऊपर आ जाएगी। लेकिन बहरहाल ये कि ये टॉपिक वो है जो लोग सबसे ज़्यादा सुनना चाहते हैं, जिन्ना जिन स्टोरीज़ और नाइट। तो मुझे पता है मैं सुनाऊंगी तो आप तो ऐसे सुनेंगे, लेकिन मुझे ये करना नहीं है। तो क्योंकि इस पर हमारे इस पर यकीन लाना ही काफ़ी है, इससे ज़्यादा और मैं आपको क्यों बताऊँ? जिन्नों की भी शादियाँ होती हैं, उनके भी बच्चे होते हैं, वो खाते भी हैं, वो सताते भी हैं, तो मज़ा तो बहुत आएगा। लेकिन इस कोर्स का मकसद क्या है? अमल। तो जिन्नात के बारे में पता लग लुक भी गया तो क्या, लेकिन वो चीज़ें जिससे आपको कुछ अमली तौर पे मदद मिल जाए, वो मैं 2-3 जुमले बोल देती हूँ। पहली बात है कि जिन्नात हैं, और जिन और शैतान दोनों इकट्ठे कैसे हैं? जिन्नात एक मखलूक है। जिन्ना, जन्ना या जिन्नू क्या होता है? छुपी हुई चीज़। इसी से लफ्ज़ जनीन है, फीटस को कहते हैं, क्योंकि माँ के पेट में होता है, नज़र नहीं आता बाहर लोगों को, तो छुपा होता है। ठीक है, जिन्नात में इंसानों की तरह अच्छे और बुरे भी हैं। इस पे एक रेफरेंस आप सूरह जिन का ही लिख लें जाकर, काफ़ी सारी बातें जिन्नात ने अपनी ज़ुबान से ख़ुद भी की है। वइन्ना मिन्नल सालेहूना और वक़ासितून भी है। तो जिन्नात अल्लाह की एक मखलूक है, इनके इनका भी हिसाब होगा, ये भी लिख लीजिए। मुकल्लफ हैं, मुकल्लफ मीन दे विल बी आर क्वेश्चन, उनसे सवाल जवाब होगा, हिसाब किताब होगा। नेक्स्ट थिंग ये कि जो कुरान हमारे लिए ना, जो नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत इंसानों के साथ साथ जिन्नों के लिए भी था, और नबी सल्लल्लाहु अलैहि वसल्लम जिन्नों के पास भी गए थे। जिन्नों की जो बुरी किस्म है ना, उसको शैतान कहते हैं, सीधी सी बात है। और उनमें से वर्स्ट जिन जो था उसको इब्लीस कहते हैं, जिसने आदम अलैहिस्सलाम के मुकाबले पे बात की थी। हमें इसको मानना है, इनकार नहीं कर सकते। जिन्नात पे कुरान में बेशुमार बातें, अहादीस पढ़ी हुई हैं, बहुत कुछ है। और याद रखिए कि सबसे बड़ा जो जिन है ना, जैसे आदम है ना, हमारे अबुल आदम, तो जिन्नों के सबसे बड़े जिन का नाम जान है। یہ سورہ ہجر 26:7 میں بھی اس کا ذکر موجود ہے. پھر جنوں کے بارے میں ایک اور چیز لکھ لیں کہ انسانوں سے پہلے کی مخلوق ہے. یعنی ایک جملہ میں اکثر تفسیر میں بھی بولتی ہوں, انسان تو ابلیس کے مقابلے میں کل کا بچہ تھا. یعنی آدم علیہ السلام ابلیس کی آنکھوں کے سامنے پیدا کیے جا رہے ہیں, رائٹ. تو جنات پہلے سے تھے, آگ سے پیدا کیا ہوا ہے. ان کی نسل بڑھانے کی کیا صورت ہے اس کے بارے میں ہمیں نہیں بتایا گیا. ہاں ان کی اولادیں ہیں, سورہ کہف آیت 50 نوٹ کر لیجئے, اور اولاد بیوی سے ہوتی ہے. دوسری بات ہے جنات ویرانوں, گندی جگہوں اور قبرستانوں میں رہتے ہیں. عمل کیا ہے کہ جب بھی ایسی جگہ سے گزرے تو دعائیں پڑھ لیجئے شرور سے بچنے کی, سورت ناس, فلق, اور اسی طرح سے سورت بقرہ کی آخری آیتیں, آیت الکرسی پڑھ لیجئے, یہ موجود ہے. پھر جنات جو ہے نا روپ بدل سکتے ہیں. اب میں یہاں آپ کو جنات کی سٹوری سناؤں دو تین تو مزہ بہت آئے گا, لیکن پھر بعد میں آپ ڈریں گے, تو اس لیے بہتر ہے کہ وہ ابھی نہ سناؤں آپ کو. آپ نہیں ڈرتے, بلکہ آج کل کے ہم لوگوں سے تو جن ڈرنے لگ گئے ہوں گے, تو جنوں کو بھی نہیں ڈرانا ہم نے, ہاں. لیکن یاد رکھے جن شکل بدل سکتے ہیں, لیکن نبی صلی اللہ علیہ وسلم کی شکل نہیں بدل سکتا. یعنی کوئی جن نبی صلی اللہ علیہ وسلم کی شکل میں نہیں آ سکتا. یہ بخاری 6994 اور مسلم 2266 کی بات ہے. پھر جنات بھی کھاتے اور پیتے ہیں. بخاری کی روایت ہے اس میں 59:7 اور مسلم 450. پھر اس طرح یاد رکھیے کہ اللہ نے انسان کو سب سے افضل مخلوق قرار دیا نا, تو انسان جنوں سے افضل ہے. سورۃ بنی اسرائیل آیت 70. جنات انسانوں کو ستاتے ہیں, وجہ اس کی کیا ہے؟ نمبر ایک ان کی بری فطرت بھی ہو سکتی ہے, سرکشی بھی ہوتے ہیں, اور دوسری بات ہے جب انسان ان کو ستائے. آپ نے فرمایا کہ ہڈی کو استنجے کے لیے استعمال نہ کرو کیونکہ یہ تمہارے جن بھائیوں کی خوراک ہیں. اسی طرح درختوں کے نیچے پیشاب کر دینا, اس سے جنوں, ہو سکتا ہے وہاں جنوں کا مسکن ہو. تو اس لیے وہ باتیں ساری جو احادیث میں دی گئیں اس پہ عمل کریں تو انشاءاللہ جنات آپ کو نہیں ستائیں گے. جنوں کی تخلیق کا مقصد کیا ہے؟ سورہ زاریات 56 سارے پڑھ دیں. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ. تو جن کا نام تو بلکہ پہلے لیا گیا, تو ان کی بھی تخلیق کا مقصد اللہ کی بندگی کرنا ہے. پھر جنات بھی اللہ کی کتابوں پر ایمان لاتے ہیں. سورہ جن 1-2 احقاف 30. جن بھی تبلیغ کرتے ہیں ماشاء اللہ. جی کہاں لکھی ہے یہ بات؟ سورت احقاف 29:32. واقعہ یاد کر لے, سفر طائف سے واپسی پہ بڑے بوجھل دل سے بیٹھے تھے کہ آج تو کسی نے بات ہی نہیں سنی, تو اللہ نے کیا کیا, جنوں کے ایک ٹولے کو بھیجا اور وہ نبی صلی اللہ علیہ وسلم کو اپنی بستی میں لے گئے. تو انہوں نے پھر یہ جو سورت جن ہے نا, یہ پوری ایک جن کی کہانی ہے. اس نے نبی صلی اللہ علیہ وسلم سے جو سنا دیکھا وہ جا کر اپنی قوم کو جا کر سنایا, تو تبلیغ کرتے ہیں. اور ایک بات یاد رکھیے کہ جنات جنت میں بھی جائیں گے اور جہنم میں بھی جائیں گے. سورہ بروج 11 آراف 179 اور انبیاء 94. جنات کو بھی غیب کا علم نہیں ہے, یہ بھی لکھ لیں, یہ بہت بڑا مس کنسیپشن ہے ہمارے کلچر میں. اس کی دلیل سورہ جن 26 اور سبا 14. اور جنات کی عموماً دو قسمیں ہوتی ہیں, نیک اور بد, دونوں ہی والے بات ہیں جیسے انسانوں میں ہوتے ہیں. پھر یاد رکھیے کہ ابلیس کون تھا؟ یہ وہ سب سے بڑا جن تھا جس نے آدم کے سامنے سرکشی کی تھی, فرشتے سجدے سے انکار کیا تھا, تکبر کیا تھا. اور ابلیس کون ہے؟ شیطان اکبر ہے, بڑا ہے ان کا. سورہ کہف 50 میں بھی آپ پڑھتے ہیں. پھر اسی طرح سے یاد رکھیے کہ شیطانوں سے بچنا چاہیے. اللہ نے اس کے لیے سورت اعراف 27, فاطر 6 اور نساء 110 میں بھی یہ بات کہہ دی. برے شیطان انسان کو تکلیف دینے کی کوشش کرتے ہیں. امام ابن قیم رحمہ اللہ فرماتے ہیں شیطان کی پوری کوشش ہوتی ہے کہ وہ انسان کو بندگی کے اعلیٰ مرتبوں سے گرا دے, اور اللہ نے اپنے انبیاء اور اولیاء کو بندگی کے درجات کے کمال تک پہنچنے کا موقع دے کر احسان کیا ہے. تو اللہ کے بندوں کے شر اور ان کی چالوں سے بچنے کے لیے اللہ کی پناہ لینی چاہیے. تو بہرحال شیطان جو ہے وہ آپ کے میرے لیے ایک برا ماڈل ہے. اب ایک چیز اور نوٹ کر لیجئے, شیطان کا ہدف کیا ہے, واٹ از دا گول آف شیطان. تو شیطان تمام انسانوں کو کافر, مطلب ہم جن سے شیطان پہ آ گئے آپ کہہ لیجئے, کیونکہ اس کی بھی تھوڑی سی ضرورت تھی. شیطان کون ہے آج اس کے بارے میں تھوڑا سا دیکھیں گے. شیطان چاہتا ہے سب کافر اور مشرک بن جائیں. سورت حشر 16 اور مسلم 2865. شیطان کا دوسرا ہدف یہ ہے کہ بندے کو کبیرہ گناہوں اور نافرمانیوں میں مبتلا کر دے. یہ اس کی پوری ورکنگ اسٹریٹجی ہے. سب سے پہلے بندے کو کافر بنانا چاہتا ہے, وہ نہ بنے تو مشرک بن جاؤ, وہ نہ بنے تو کبیرہ میں ڈال دو. मायदा 91, बकरा 169, फिर इबादत से रोकता है। हर वो इबादत जो अल्लाह को प्यारी लगती है शैतान को गुस्सा आता है। मसलन हदीस सुनी भी है, अजान की आवाज़ आती है तो शैतान दूर भाग जाता है, फिर ख़त्म होती है तो आके वसवसे डालता है वजू करने वालों में, फिर इकामत की आवाज़ आती है फिर दूर भाग जाता है, और जो ही वो ख़त्म होती है तो वापस आके नमाजी को वसवसों में डाल देता है। तो शैतान को अच्छी जगह अच्छी नहीं लगती। सही मुस्लिम 2203 और बुखारी 461 है। फिर इसके बाद शैतान का एक और हदफ है कि इंसान बिदात में मुबतला हो जाए। सुफियान सॉरी एक बहुत बड़े बुजुर्ग गुजरे हैं, कहते हैं कि बिदत इबलीस को नाफरमानी और मासीत से भी ज़्यादा पसंद है, क्योंकि नाफरमानी से तो इंसान तौबा कर लेता है लेकिन बिदत से नहीं करता। बात सच है? आप कहिए, वो कहेंगे हम तो इतनी नेकी का काम कर रहे हैं, आप हमें इस पे तौबा की बात करते हैं। फिर इसी तरह नेक्स्ट हदफ शैतान का क्या है, अमर बिल मारूफ और नहीं अनिल मुनकर से रोकता है। और जो लोग ये काम कर रहे होते हैं ना उनके खिलाफ लोगों के दिलों में वसवसे डालता है, ये मौलवी ये दीन वाले ये तो नेक थे इनको तो ऐसा नहीं करना चाहिए। यानी आप जरा सी टोन मैंने इसलिए बदली है कि कुछ लोग यही महसूस करते हैं, ये सोचते हैं कि जो नेकी की बात करे बस उसको दुनिया की सबसे बड़ी अदालत के कटहरे में खड़ा कर दो। एक बाल दिख रहा था उनका, अस्तग़फिरुल्लाह, उनके स्काफ में से एक बाल दिख रहा था, अल्लाह इनको माफ करे। और वो उसे हिबत कर रही थी, अस्तग़फिर उनके सामने हो रही थी, वो बोली नहीं, बस शुरू हो गए। और बाकी वो, अरे वो बोली, वो जल्दी में याद ही नहीं रहता, स्लिप के ऊपर शर्ट भी पहननी थी, वो बड़ी बोली है, वो ऐसी हैं वो वैसी हैं। याद रखिए कि बहुत सारे लोग ऐसे होते हैं जो नेकी के काम करने वालों को क्या समझ लेते हैं, अल्लाह अकबर, ये शैतान डालता है, ये शैतान का एक हदफ है ऐसे लोगों के ख़िलाफ़ लोगों को डाले। और उसे नुकसान क्या होगा कि दीनदार बदनाम हो जाएंगे, तो फिर दीन तो खुद ही बदनाम हो जाएगा। एक आखिरी बात करके मैं आपको आगे लेके चलती हूँ बहुत ही प्यारे टॉपिक पे, ईमान बिल कुतुब। और वो आखिरी टॉपिक क्या है कि शैतान क्या हकीकत में हमारे जिस्म के अंदर भी कोई नुकसान डालता है। इसको बड़े गौर से सुनिएगा। आज स्ट्रेस, डिप्रेशन, परेशानी और दिस दैट जो चीज़ें भी हैं ना, इन सब को सामने रखेंगे तो आपको इंशाल्लाह बहुत चीज़ें मिलेंगी कि शैतान को अल्लाह ने इतनी भी ताकत दी है कि बंदे को जिस्मानी या रूहानी तौर पर तकलीफ दे सके। मसलन बुरे ख्वाब, जो नाइटमेयर्स होते हैं, जो गंदे ख्वाब होते हैं, ये शैतान की तरफ से हैं। बुखारी 6985 और इब्ने माजा 3154, मेरे हाल यही दो काफ़ी हैं। फिर दूसरी बात है, शैतान घरों में आग लगवा देता है। बिलीव में कई दफ़ा आग लगती है, उसकी वजह नहीं होती कोई। अबू दाऊद 4369 है। मैं ऐसी एक जगह को जानती हूँ कि इस वेस्टर्न कंट्रीज़ में रहने के बावजूद पूरी फायर ब्रिगेड आने और कोशिश के बावजूद उनको सोर्स ऑफ फायर नहीं मिला। किसी स्कूल में आग लगी थी रिलीजियस जगह पे, आज तक उनको ना इलेक्ट्रिक सर्किट में कहीं नहीं मिला, कुछ नहीं। आखिर वो यही कहते हैं कि हो सकता है सारा दिन सूरज की धूप शीशे पे पड़ी, फिर वो सारी एक कोने पे आ गई और अंदर कोई बच्चे का खिलौना था प्लास्टिक का, उस पर गई तो वो मेल्ट होना शुरू हुआ और उधर से आग भरते गए। पता ही नहीं चलता, शैतान आग लगवा देता है। फिर इसी तरह बच्चा जब पैदा होता है ना, न्यू बॉर्न बेबी, शैतान उस वक्त आकर उसकी रिब में ऐसे करता है कचोका। ये सही मुस्लिम की रिवायत है 2366 और बुखारी 3286 है। फिर इसी तरह ताउन, जिसको डायरिया बोलते हैं या पेट का मर्ज जो होता है, ये भी जिन्नों की वजह से होता है। अल्लाह के नबी की रिवायत है जामे सगीर 90 जिल्द 4 में है। हज़रत अय्यूब को जो स्किन डिजीज़ हुई थी उसकी वजह भी शैतान था, सूरह स्वाद 41। फिर इस तरह कुछ सिस्टर्स का ये एक प्रॉब्लम हो सकता है, इस्तेहाज़ा बोलते हैं, जिसको आप कह लीजिए कि आउट ऑफ पीरियड्स भी ब्लड आना, कुछ की को रूटीन नहीं सेट होती, हर वक्त है कभी नहीं और अजीब कैफियत है, नमाज पढ़ें ना पढ़ें, पढ़ें तो सुकून नहीं मिलता, ना पढ़ें तो नहीं। तो हदीस में आता है कि इस्तेहाज़ा भी शैतान की एड़ की वजह से होता है, यानी शैतान कचो, जिसको उर्दू में एक ख़ास लफ्ज़ होता है हमारे यहाँ, शैतान का चौका है, चूकना कहते हैं ना, चूकता। और उसके अंदर हमारे अपने उस्ताद ने जब ये चीज़ हमें पढ़ाई थी तो उन्होंने बताया था कि इस्तेहाज़ा चूका कैसे है कि नमाज चूकती है, पता ही नहीं होता पढ़ूँ कि ना पढ़ूँ, तो ये भी शैतान की वजह से है। फिर इसी तरह जब हम खाना खा रहे होते हैं तो शैतान हमारे खाने में से हिस्सा लेता है, ख़ास तौर पर आप में से मदर्स विद बेबीज़ या किड्स, कभी बच्चे के बाएं हाथ में खाना ना दें, एक में लॉलीपॉप है तो दूसरे में आपने कोक पकड़ा दी, बर्गर है ये है। बाएं हाथ से जो चीज़ खाएगा आपका बच्चा या आप खाएंगे, शैतान उसमें हिस्सेदार होगा। ये सही मुस्लिम की रिवायत है, बहुत सारी हैं, मैं एक बोल देती हूँ, इनमें से कोई भी जाके देख लीजिएगा, 2012 और सिलसिला सहीहा में 175 जिल्द 1 में है। लेफ्ट हैंड से नहीं खाना चाहिए। फिर इस तरह मिर्गी, इंग्लिश में इसको क्या बोलते हैं? एपीलेप्सी। जी बिल्कुल, एपीलेप्सी भी हदीस के मुताबिक शैतान के छूने से होती है, और शैतान बंदे के अंदर भी दाखिल हो जाता है। पता है आपको कैसे? ये लंबे नाखून जी, और फालतू बाल, अनवांटेड हेयर आप 40 डेज से ऊपर रखे, और शैतान बंदे के जिस्म में जाता है। ये बात बहुत अहम है, इसलिए बोल रही हूँ। ये मैंने उस मैजिक ए टू जी और उसमें भी बोली थी, एक्सट्रीम रवैयों में। वेन यू आर सो हैप्पी, सो सैड, गुस्सा, आपने कभी देखा? अभी ये ग्लास पड़ा, अल्लाह ना करे मुझे कभी ऐसा गुस्सा आया, जिंदगी में नहीं आया। कई लोग हैं अपने पास पड़ा बर्तन पकड़ कटक करके मारेंगे, ये शैतान करवा रहा है। एक्सट्रीमिज्म, एनी काइंड ऑफ एक्सट्रीम। बहुत खुशी में देखिए आज गुनाह होता है, कहते खुशी का मौका है, नाचेंगे नहीं तो मज़ा नहीं आएगा। हाँ, फिर इस तरह बहुत गम में लोग डिप्रेशन में जाते हैं, मेरे साथ ऐसा क्यों हुआ, मेरा बच्चा क्यों मर गया, तो ये शैतान एक्सट्रीम रवैयों में हमारे ऊपर आता है। फिर इसी तरह जो शैतान का सबसे बुरा काम है, मौत के वक्त जब हम दुनिया से जाने वाले होते हैं ना, तो बंदे को मखबूतुल हवास कर देता है। अगर ये सारी प्रिकॉशंस ना ली हों पहले से, तो मौत के वक्त भी शैतान जो है वो आपको आकर कुछ ऑफर्स देता है कि मेरी बात मान लो। और ये निसाई 5104 नंबर की हदीस है, आपने इमाम की बात सुनी होगी, या इमाम अहमद थे या इमाम मालिक थे, मौत की बेहोशियों में डूब डूब जा रहे हैं और आवाज़ दे रहे हैं, अभी नहीं, अभी नहीं, अभी नहीं। फिर थोड़ी सी हालत संवर गई, पूछा कि क्या कह रहे थे? कहा मेरे पास शैतान आया था और कहने लगा, मालिक मैंने सारी ज़िंदगी तुझे बहकाना चाहा पर तू मेरे हाथों से निकल गया। तो मैं उसको कह रहा था अभी नहीं, अभी नहीं, क्यों? कि मैं भी जिंदा हूँ। तो मौत तक ये, और इसकी कमिटमेंट तो देखिए, हम तो थोड़े साल काम करके छोड़ देते हैं, बहुत कर लिया और अब क्या करना है। तो शैतान बच्चे के पैदा होने से पहले वहाँ बैठा होता है, पैदा होते ही बच्चे को कुछ उकल लगा रहा है, और दुनिया से जाते वक्त भी आपके पास होता है कि किसी तरह ये बंदा मेरे काम आ जाए। सारी ज़िंदगी शैतान और इंसान के दरमियान मार के रहते हैं, खून की तरह दौड़ता है हमारे जिस्म में। मुस्लिम की रिवायत है 2815 भी है। फिर इस तरह बुतों की बंदगी करवाता है, मुसव्वरी करवाना, सही मुस्लिम की रिवायत जाके ख़ुद पढ़ लीजिएगा 2110। ये जो हाथ से तस्वीरें बनाई जाती हैं जिसको आर्टिस्टिज्म कहा जाता है, ड्रा करके, बच्चों को भी कभी फेसेस ना बनाने दिया करें। आजकल तो अब एक्सप्रेशंस के नाम पे पूरी पूरी गुड़ियाँ और तस्वीरें। देखिए अपनी खुशी के इजहार के लिए कोई चीज़ आप शेयर करें ना, चेक कीजिए उसमें फ़ीचर्स नहीं होने चाहिए। बहरहाल मौसीकी शैतान की मरगूब चीज़ है, मौसीकी की आदत डलवाता है जो कि शैतान का कुरान है। इस पे कुरान में आप पढ़ लें जाके सूरह लुकमान 6:7, बनी इसराइल 64, और इसी तरह हदीस में भी बहुत सारे हवाले मौजूद हैं। और शिर्क तो करवाता ही है, उसमें तो कोई शक नहीं है। कुछ लोग शैतान के दोस्त होते हैं, कैसे पता चले आप में शैतान के दोस्तों में हैं कि नहीं? नंबर एक, शैतान के दोस्त सुन्नत से कभी खुश नहीं होंगे, बिदत से राजी होंगे, उस पे कायम रहेंगे, ये पहली अलामत है। दूसरी क्या है कि शैतान के दोस्त नापाक रहते हैं, गंदे रहते हैं, इनके दिल में किबर, हसद, सुस्ती, रियाकारी, कीना और इस तरह की बातें हैं, और इनकी ज़ुबानें झूठ, ताने, गीबतें, चुगलियाँ और बदकलामियाँ करती हैं, आंखें गंदे मंजर देखती हैं, गंदी चीज़ें देखते हैं, कान गलत चीज़ें, गंदी चीज़ें सुनते हैं, हाथों से चिट चैट ही होती रहती है, नापाक कलाम, इनके लिबास गंदे, इनकी जगह, इनकी यानी हर चीज़ गंदी है, और सबसे बड़ी बात है अपनी औलादों के पेट में हराम डालते हैं। ये शैतान के सारे हदफ हैं, और मुजयन करता है। शैतान का एक बड़ा काम क्या है कि वो गुनाहों को खूबसूरत करता है, इसको तज़ीन कहते हैं, कुछ भी लिख लीजिए, बातिल को खूबसूरत दिखाएगा, बुराई के फ़ायदे दिखाएगा, हराम चीज़ों के खूबसूरत नाम के ज़रिए दिल में नाफरमानी होती है। सच बताएं कि गर्ल फ्रेंड का लफ्ज़ आते ही और बीवी का लफ्ज़ आते ही फ़र्क किस चीज़ का है? वो इश्तहार जो शादी से पहले होती है वो शादी के बाद नहीं रह जाती, गंदे लोगों में, अपने एक लोगों में अपोजिट होता है, وہ پہلی چیز سوچ نہیں سکتے, دوسری میں اللہ کے نبی نے فرمایا نکاح سے زیادہ کوئی خوبصورت چیز نہیں ہے دو اجنبیوں میں محبت ڈالنے کی. تو یہ جو اٹریکشن ہے, میں اس پہ مر گیا وہ میرے پہ مر گئی, یا لو ہیں اس کی لکس, یہ سب شیطانی باتیں ہیں. جتنا لیونگ ٹوگیدر کا کلچر ہے یہ شیطان کا کلچر ہے, اور ان سب چیزوں کے لیے شیطان کا ایک خاص طریقہ ہے. پھر ایک اور بات لکھ لیں, یقین کریں کہ اتنا ہے کہ میں نہیں چاہتی کہ وقت اوپر جائے, لیکن آپ کی محبت میں دل بھی چاہتا ہے کہ یہ باتیں بتاؤں کہ شیطان کا ایک اور بہت بڑا گول کیا ہے, نیکی کے کاموں میں سست کر دیتا ہے. بھاگتے بھاگتے آپ نیکیوں میں ہانپ رہے ہوتے ہیں, ایک دم آپ کو سست کر دے گا, نہیں نہیں بہت ہے, تھک گئے, نہیں بیمار ہوں, آئی وانٹ ٹو ٹیک اے ریسٹ, اب مجھے کچھ عرصہ ریسٹ لے, نہیں میرے بچے بڑے ہو رہے ہیں, نا مائی کڈس نیڈس می. یاد رکھیے یہ اتنا ہوشیار بندہ ہے, بندہ ہی ہے نا, اللہ کا تو بندہ ہی ہے, وہ بنے نہ تو بنے اور بات ہے, آپ کو نیکیوں میں سست کرے گا. پڑھ لیں جا کے بخاری کی روایت 1144 اور 1143 بھی ہے, مسلم میں بھی جائیں گے تو 238 ہے. پھر انسان کو سلولی لے کر آتا ہے, نہیں نہیں تم چھوڑ تھوڑی رہے ہو, بس تھوڑا سا, بس ایک دن کی کمی, نہیں گھر سے, پھر نہیں یہ نہیں, اچھا میں نماز پڑھوں گی, میں نے چھوڑنی تھوڑی ہے, ذرا سا یہ کام کر لوں, اچھا یہ کر لوں, ہر عمل پہ ڈال کے دیکھیے, شیطان آہستہ آہستہ آپ کو پیچھے لگتا ہے, اور جب آپ اس کی بات چھوڑتے ہیں تو آپ کے اللہ کہتے ہیں جب ان کے دل ٹیڑھے ہوئے تو ہم نے ان کے دلوں کو ٹیڑھا کر دیا. سورہ صف آیت 5 میں بھی اس کا تذکرہ ہے. شیطان آپ کا پہلے عقیدہ خراب کرے گا, پھر شک اور شبوں میں ڈالے گا, پھر آپ کو ڈراتا ہے, نا 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 نا, آج کے دور میں مسلمان بن کے باہر نکلو گے بہت خطرہ ہے, اور جہاد کا تو لفظ بھی نہ بولنا, اور دعویٰ تو کرنا بھی نہ, اور یہ نہ کرنا وہ نہ کرنا. اور شیطان دل میں کس رستے سے آتا ہے, ایک لفظ کا جواب ہے, صرف ایک, اور مجھے اچھی طرح یاد ہے میں نے سبیل الجنہ میں وہ لفظ بولا ہوا ہے, خواہش. آدم علیہ السلام کا, آدم علیہ السلام کیوں بھولے ابلیس کی بات میں, دو خواہشیں تھیں نا, سورۃ الاعراف, لمبی عمر, ہمیشہ رہو گے اور تم فرشتے بن جاؤ گے. خواہش کے رستے شیطان جسم میں جاتا ہے. آج بھی جو لوگ خواہشوں کے نشے میں چورے ہیں وہی تو گندی شراب پیتے ہیں, اور خواہشات ہی تو ہمیں حلال سے حرام کی طرف لے جاتی ہیں, اور اسی طرح سے اور بہت کچھ. گھنٹی شیطان کی آواز ہے, اپنے کپڑوں میں سے گھنٹیاں اتار دیں. بھینس اور عورت میں فرق ہونا چاہیے, گھنگرو گھنٹیاں یہ اسلامی چیزیں نہیں ہیں. اپنے بچوں کے کپڑوں سے بھی نکال دیں, کل جس چیز سے ان کو روکنا ہے اس کو آج ہی روک دیں, کیونکہ اور آپ لکھ لیجیے صحیح مسلم کی روایت ہے 2114, ہر گھنٹی کے ساتھ ایک شیطان ہوتا ہے, ٹک ٹک ٹک, اور دلہن آئے تو پتہ چلے کہ پتہ نہیں یہ کیا ہو گیا, کیا چاہتا ہے انسان, کبھی آپ نے سوچا؟ میں اکثر سوچتی ہوں کہ عقل سے بھی سوچیں تو اچھا نہیں لگتا. کریں کیا, آخری موضوع, شیطان سے بچنا چاہتے ہیں نا, کریں کیا, لکھ لیجئے اس کے, میں نے اس میں نہیں لکھے ہوئے شیٹ میں, نیکسٹ شیٹ میں ہم ایڈ کر لیں گے انشاءاللہ, یعنی مین نیکسٹ ٹائم جب یہ کریں گے ایڈیٹنگ میں لکھ لیں آپ اس کو. تقریباً 20 پوائنٹس دوں گی, کوئکلی بولوں گی, لکھ لیجئے تو لکھ لیں, نہ لکھیں تو بعد میں لکھ لیجئے گا. کریں کیا, میں شیطان سے بچنا چاہتی ہوں, بولیے. نمبر ایک, کتاب اور سنت کو مضبوطی سے تھام لیں, سورۃ الانعام 153 اور مسلم 81. نمبر دو, اعوذ باللہ پڑھتے رہے, شیطان کی پناہ میں آنا, آراف 199 202, اسی طرح مومنون 97 98 اور ابو داؤد 775. نمبر تھری, باتھ روم یعنی بیت الخلاء میں جاتے وقت دعا پڑھ لیجئے, آتی ہے ذرا پڑھے مل کے, جی شاباش, اللہ معنی اعوذ بکا من الخبث والخبائث. کب پڑھنی ہے یہ؟ اندر نہیں باہر, ٹھیک ہے. بخاری کی روایت ہے 142 اور مسلم 122, اور بچوں کو بھی سکھائیں پہلے پڑھیں, اور اس کے ساتھ اگر آپ بسم اللہ لگا لیتے ہیں تو پھر اندر جا کے جو وضو کریں گے انشاءاللہ وہ بسم اللہ اس کو کافی ہو جائے گا. پھر اسی طرح گھبراہٹ کے وقت اللہ کو یاد کر لیجئے, اللہ کی پناہ میں آئیں, ابو داؤد 3893, ترمذی 3528. پھر شیطان سے بچنا چاہتے ہیں تو جہنم سے پناہ مانگتے رہیں, صحیح مسلم 588. دشمن کے خوف کے وقت اللہ کی پناہ میں آ جائیے, ابو داؤد 1537. پھر اور کس کیسے, कभी रास्ते में रुके, जैसे आप कहते हैं ना किसी मंजिल पे उतरे। हम यहाँ से अभी पिछले हफ्ते काफ़ी लंबा ट्रिप करके आए ना, तो जहाँ फिर दिल करता था स्टॉप लेने को तो हम रुकते थे। इसको कहते हैं स्टॉप ओवर। किसी मंजिल पर भी उतरिए तो वहाँ दुआ पढ़िए, आउज़ु बिकलिमात इल्लाहि तामाती मिन शर्री मा खलक। तो ये भी इंशाल्लाह आप शैतान को आपसे दूर करेगा। ये मुस्लिम की रिवायत है 2708। फिर इसी तरह गधे और कुत्ते के भौंकने की आवाज़ सुनकर आउज़ु बिल्लाह पढ़ना, बुखारी 3303 और अबू दाऊद 5103। फिर नेक्स्ट है सुबह शाम अल्लाह की पनाह मांगना, बुखारी 6306। ये इसमें आप सुबह शाम की दुआएं पढ़ते हैं सब? आज आप में से कोई ऐसा है जिसने नहीं पढ़ी, हाथ खड़ा करें। मैं आपको बताऊं, फोकस नहीं रहेगा। आप आज दिन में कभी भी ज़रा सी झुलझुलाहट और गुस्सा और फ्रस्ट्रेशन महसूस करेंगे ना, तो आप समझ जाएं कि आपने दुआएं नहीं पढ़ी। और कभी ऐसी घबराहट हो ना, फौरन बुक खोल के दुआएं शुरू कर दें, इंशाल्लाह शैतान भाग जाएगा। फिर अगली चीज़, नौजायदा बच्चे के लिए अल्लाह की पनाह में आना। किसने मांगी थी याद है? सूरत आल इमरान 36, इन्नी उई जुहा बिका व मिन ज़ुर्रियतिहा। कौन थी? हज़रत हन्ना, हज़रत मरियम की माँ। तो जब बच्चा पैदा हो ना, उसी वक्त उसके बच्चों को भी दुआ दे दें, यानी मरियम के लिए नहीं, ईसा के लिए भी मांग ली दुआ, ये कह लीजिए हज़रत हन्ना ने। तो बच्चे की पैदाइश के वक्त भी ये दुआ करने की ज़रूरत है। बुखारी में भी ये बात मौजूद है 3371। फिर अगली चीज़, आपको तो कभी नहीं आया होगा लेकिन आपके घर वालों को आया रहता है, ये मुझे पता है, और वो है गुस्सा। आया कभी आपको गुस्सा? बाय द वे अभी बोलूँ, गुस्सा दिलाऊँ? आज ब्रेक नहीं होगी, ये तो अब आप खिले हुए चेहरे अब है ना, ये जो बाद में रस्तों में जाते हुए बातें करेंगे, ब्रेक भी नहीं दी। वाह वाह कमाल है, बीपी लो हो रहा था, शुगर है, हर एक ऐसा तो नहीं होता सुबह। तो मैं कहती सुबह खूब इतना खा के आया करें कि रात शाम जाने तक आपको होश भी ना रहे, पर ये ना पता चले कि यहाँ सो गए आके। तो पराठे ना खाएं लेकिन सादा खाना सही खा के आया करें, तैयार रहा करें कि ब्रेक नहीं मिलेगी। तो गुस्सा आया, सच बताएं, किसी को आए मैं माइंड नहीं करूंगी, कोई बात नहीं माशाल्लाह। चले फिर पढ़े, आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। ये बुखारी की रिवायत है 6038। बहुत सारे हादसे गुस्से की वजह से होते हैं हमारी ज़िंदगी के। हादसे गाड़ियों में भी होते हैं, हादसे घरों के टूटने में भी होते हैं, हादसे खुदकुशियों की सूरत में भी होते हैं, इसकी वजह गुस्सा। इसीलिए कहते हैं कि गुस्सा हराम है। अल्लाह हम सबको गुस्से से बचाए। फिर इसी वक्त सोते वक्त अल्लाह की पनाह मांगना, आयतुल कुर्सी पढ़ना, ये भी शैतान को दूर करेगा। और सूरत बकरा की आखिरी दुआएं, आयतुल कुर्सी पढ़ने की हदीस बुखारी में 3275 है और सूरत बकरा बुखारी 5010। फिर इसी तरह देखिए ज़रा, ये इतना अहमक है कहूँ कि रात को सोते में भी सताता है। हदीस में आता है कि बुरा ख्वाब, नेक्स्ट पॉइंट लिखे बुरा ख्वाब, बुरा ख्वाब देखने पर भी आँख खुल जाती है ना कभी, तो आपने फरमाया कैसे बाएं सर जाए ऐसे थुतकारे और औज़ु बिल्लाह पढ़ ले, तो शैतान फिर या वो बुरा ख्वाब उसको असर नहीं करेगा। ये बुखारी की रिवायत है 6995। फिर शोहर बीवी के ताल्लुक पे जिमा के वक्त अल्लाह की पनाह मांगना, बुखारी की रिवायत है 5165। मैं बड़ी ही माजरत के साथ ये सवाल अक्सर पूछती हूँ, आपसे नहीं पूछ रही, आप ख़ुद से जाके पूछिएगा, शादीशुदा कपल्स में कितने लोगों को ये दुआ आती है और कितने इसका अहतमाम भी करते हैं। अल्लाहुम्मा इन्नी औज़ु बिका, अल्लाहुम्मा जन्निबना शैतान व जन्निबे शैतान मा रज़क़्तना। ये दुआ याद होनी चाहिए। आज नस्लों के बिगाड़ की बात तो हम करते हैं। अल्लाह के नबी ने फरमाया कि जो शोहर अपनी बीवी के पास आने के वक्त ये दुआ कर ले तो नंबर एक अल्लाह शैतान से दूर रखेगा, किसको? जन्निबना, दोनों को, उसमें कोई हराम ताल्लुक नहीं होगा। और जो अगर उस ताल्लुक से औलाद मिल गई तो उस बच्चे को अल्लाह अपनी हिफाजत में रखेगा, और क्या चाहिए। तो ये दुआएं अल्लाह के नबी ने किसी हिकमत के साथ हमें सिखाई। फिर इसी तरह से आप देखिए, जब भी कुरान मजीद पढ़ें, शुरू है ना सूरत का तो बिस्मिल्लाह पढ़ेंगे, लेकिन बीच में कहीं से भी पढ़े तो आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। फिर इसी तरह मस्जिद में दाखिल होते वक्त भी अल्लाह की पनाह में आना होता है शैतान से, बुखारी की रिवायत है 5018। फिर हर वक्त अल्लाह के जिक्र में मशगूल रहने की कोशिश करें, शैतान भाग जाएगा, सूरत अलराफ 201। और सबसे बड़ी बात है अकेले ना रहें, जुड़ के रहें। तिरमिज़ी की रिवायत जाके डिटेल में खुद पढ़ेंगे तो आपको ये बात ज़्यादा समझ आएगी, 1758। और अबू दाऊद में भी दो जगह ये हदीस मौजूद है 3842। اور 541 کیا ہے کہ مسلمانوں کے ساتھ مل کے رہو. یہ جو ایک ہمارا کلچر ہے نا, ون مین شو, میں آئی می وی مائی آئی مائی سیلف, یہ کچھ نہیں ہے, بیکار ہے. ون مین شو کچھ بھی نہیں ہوتا. جب تک آپ ٹیم ورک میں نہیں رہیں گے آپ کبھی ڈریم ورک نہیں کریں گے. اگر کسی جماعت گروہ کے ساتھ مل کے آپ کام کریں, تھوڑا کر لیں گے نا, آپ کو کئی جگہ صبر بھی کرنا پڑے گا, وہ بہتر ہے آپ کے اپنے 1.5 inch کی مسجد بنانے سے. یہ بات بہت اہم بات کر رہی ہوں. آج مسلمانوں میں یہ چیزیں سمجھی نہیں جاتی اور اس کا نقصان امت کو ہو رہا ہے. ہر بندہ 1.5 inch کی مسجد ہے, گروپ ود ان گروپ. اور میں کر سکتا ہوں, ہاں مجھے یہ تو ویسے مجھے بھی پتا ہے کہ ٹیم کے ساتھ مل کے چلنا سب سے مشکل کام ہے. انا پہ چوٹ, مرضی پہ چوٹ, سننی بھی پڑتی. آج ہی میں نے حضرت عمر کا اور بہت کچھ پڑھا تو مجھے وہ باتیں یاد آ گئی ہیں. خالد بن ولید ایک ننگی تلوار تھے اور عمر بھی تھے, کیسے ان دونوں تلواروں کو ایک نیام میں اللہ کے نبی نے رکھا؟ اسی اصول کے ساتھ رکھا. کبھی نہیں کہا ان دونوں نے آپس میں کہ میں زیادہ اچھا ہوں تم اچھے ہو. تو کیا پتہ چلا, ٹیم ورک. بس اتنا لکھ لیں, اکیلے کام کرنے سے گروہ اور ٹیم کے اندر کام کرنا, چاہے بظاہر آپ کو لگ رہا ہے کہ آپ اسے زیادہ کرنا چاہتے ہیں, پھر بھی بہتر ہے, کیونکہ اس سے امت کو فائدہ ہوگا. اور ایک چیز, اجلت آجیلا تو من الشیطان, یہ تو میں حدیث ہی بول دیتی ہوں, صحیح مسلم 17:18. اور بھی روایت ہے کہ جلد بازیوں سے بچیں, پریپریشن سے, طریقے سے, سلیقے سے کام کریں. تھوڑا لیٹ ہو جائے گا نا, لیکن اتنا بھی لیٹ نہ ہو کہ موقع چلا جائے. اور اتنا بھی جلدی نہ کرے کہ تیاری بھی نہ ہوئی اور آپ شروع کر دیں اور بعد میں کہتے ہیں باغے جو سمجھ آتا ہے وہ کر لیں. ٹھیک ہے, اسی طرح کثرت سے توبہ استغفار کرنے سے شیطان بھاگ جاتا ہے. سورۃ اعراف 201 اور 202 بالکل سورت کا اینڈ ہے. تو اللہ تعالیٰ ہم سب کو شیطان سے بھی بچائے اور اس سے بچا کے رکھے. آپ چاہتی ہیں کہ آپ کے گھر سے شیطان چلا جائے؟ بس 5 points نوٹ کر لیجئے کوئکلی کہ ہم اپنے گھروں سے شیطان کو کیسے بھگوائیں. نمبر ایک, گھروں کو اللہ کی نافرمانی کے کاموں سے ختم کر دیں, یعنی نافرمانی کے کاموں کو ختم کیجئے, شیطان بھاگ جائے گا. نمبر ٹو, گھر میں سورت بقرہ کی تلاوت رکھیں. آپ اپنے بچوں میں بانٹ دیں, خود بانٹ لیں, پہلا روب ایک پڑھے گا, دوسرا کثرت سے پڑھتے جائیں اور تلاوت کم از کم چلا لیں تو بھی ہے. پھر تیسری چیز ہے کہ گھر میں داخل ہوتے وقت اور کھانا کھاتے وقت بسم اللہ بھی پڑھی جائے گی. اور ایک دعا ہے گھر میں داخل ہوتے ہوئے, بسم اللہ ہی ولجنا, وہ پوری دعا یاد کریں. اور گھر سے نکلتے وقت بسم اللہ ہی توکلت علی اللہ ولا حول ولا قوت الا باللہ. جب بندہ یہ دعا پڑھ کے نکلتا ہے تو فرشتہ بولتا ہے, ہدیت و بکیت و کفیت, تجھے ہدایت بھی دے دی گئی, تجھے بچا بھی لیا گیا اور تجھے کفایت بھی کی گئی. تو یہ دعائیں ہیں. پھر اسی طرح ایک اور چیز, گھروں میں کتا نہ رکھا جائے. ابن ماجہ کی روایت ہے 3651 کہ جس گھر میں کتا ہوتا ہے وہاں سے فرشتے چلے جاتے ہیں. اور اسی طرح پانچویں چیز, گھر کو لہو اور لائب سے بچایا جائے. سورۃ لقمان آیت 2, ومن الناس من یشتری لہو الحدیث. تو لہو الحدیث ہر وہ چیز ہے جو اللہ کی یاد سے بندے کو غافل کر دیتی ہے اور حق سے دور رکھتی ہے. اللہ تعالیٰ آپ کو مجھے ان ساری چیزوں سے بچا کے رکھے. اور دیکھیے کہ شیطان ہمارا دشمن ہے نا, بہت بڑا دشمن ہے, تو اس سے اپنے آپ کو بچانا انشاءاللہ. یہاں پہ ہم ایمان بل ملائکہ اور اسی کے سائڈ پہ ہم نے فرشتے شیطان اور ان کو دیکھا ہے. اب آپ دیکھیں پیچھے کتنے رہ گئے ہیں, اپنی پہلی شیٹ کھول کر دیکھ لیجئے. ایمان بالکتب, ایمان بالآخرہ, ایمان بالرسل اور ایمان بالقدر, تقدیر کی باتیں. اب ان سب چیزوں کو پڑھنا اور سمجھنا ہمارے اپنے حق میں فائدے کی چیز ہے نا, کہ ہم ان سے کتنا فائدہ اٹھاتے ہیں اور کتنا اٹھاتے ہیں. یہ جو ٹاپک ہے نا ایمان بالکتب کا, کتابوں کا, کتابوں پر ایمان لانا, اس میں سے پہلی کتابوں کے معاملے میں صرف چند باتیں نوٹ کر لیں. نمبر ایک, اللہ نے کتابیں مختلف اوقات میں انسانوں کی ہدایت کے لیے نازل کی. ٹھیک ہے, ہر نبی اور وقت کے رسول کے اوپر, کبھی صحائف کی صورت میں, کبھی کتابوں کی صورت میں. چار مشہور کتابیں آپ کے ورک بک میں جگہ بنی ہوئی ہے, وہاں نام جلدی سے لکھ لیجئے, کون سی کتاب کس نبی پہ اتری اور قرآن میں یہ بات کدھر ہے. تورات موسیٰ پر اتری تھی, مائدہ 44 اور فرقان 35, حوالہ لکھا ہوا اس کی فکر نہ آپ کریں. زبور حضرت داؤد پہ اتری, بنی اسرائیل 55, انجیل عیسیٰ پر، سورت حدید 27، اور قرآن مجید محمد صلی اللہ علیہ وسلم پر، سورت الانعام آیت 19. سوال پیدا ہوتا ہے کہ اس آسمانی کتابوں کا ہم سے مطالبہ کیا ہے؟ ایمان تو ہم نے لانا ہے. یہ ٹاپک اتنا مطلب کامن ہے کہ اس پہ آپ نے میرے سے بھی زیادہ دفعہ سنا ہوگا، کتابوں پہ ایمان لانا، فرشتوں کے لیے طرف سے اللہ نے نازل کیا. سوال پیدا ہوتا ہے کہ یہ کتابیں ہم سے کیا تقاضا کرتی ہیں. ابھی میں چند دن پہلے ایک درس کہاں دیا ہے جس میں بتایا تھا قرآن آپ سے کیا چاہتا ہے. کون تھا میرے ساتھ آپ لوگوں میں سے؟ یہ اسی ٹرپ میں ہم نے کیا تھا. ہاں جگہ صحیح صحیح بولے، بوسٹن کے بھی جو لیکچرز تھے تو اس میں جی یہ وہی جو پہلا تھا قرآن کی ٹو سکسیس. آپ اس میں میں نے وہ تینوں مطالبے بتائے تھے. نمبر ایک، اللہ کے بندے بن کے رہو. دوسری بات ہے دنیا میں اللہ کا پیغام عام کرو. اور تیسری بات ہے کہ اس کو اپنے جسم سے شروع کر کے پوری دنیا پہ نافذ کر دو. یہ تین بڑے تقاضے ہیں. لیکن اللہ کی کتابیں، ہر دور کی جو کتاب تھی وہ یہ تقاضا کرتی ہیں پوری کتاب کو مانا جائے، پک اینڈ چوز نہ ہو، اپنی مرضی سے کچھ کو لینا اور کچھ کو چھوڑنا یہ نہ ہو. اب یہ تو ہوگی ساری باتیں کتابوں کی. سوال پیدا ہوتا ہے قرآن مجید جو ہماری پیاری کتاب ہے، یہ کیا کتاب ہے اور اس کے ساتھ ہمارا کیا معاملہ ہونا چاہیے؟ تو پہلی بات ہے کہ قرآن فائنل ورژن ہے ہدایت کا، لاسٹ اینڈ لیسٹ، بس دونوں چیزیں ہیں. اللہ کی آخری کتاب ہے. سورۃ انعام 92، یہ ریفرنسز لکھ لیجئے. آپ کو 7 پوائنٹس لکھاؤں گی قرآن کیا ہے. نمبر ایک، آخری کتاب ہے، ٹھیک ہے. اس کے بعد کوئی کہتا ہے کتاب اتری ہے تو وہ ظلم کرتا ہے اپنے اوپر بھی، دوسروں پہ. دوسری بات، سورۃ اعراف 158 اور سبا 28 ہے، اور وہ کہہ کہ یہ رہتی دنیا تک کے لیے، کسی ایک خاص اور جگہ وقت کے لیے نہیں ہے. پھر نیکسٹ تھنک ہے کہ تبدیلی اور تغیر سے پاک ہے، محفوظ ترین کتاب ہے کہہ لیں، فصلت 41-42. پھر اسی طرح سے یہ گھڑا ہوا نہیں ہے، یعنی فیبریکیٹڈ نہیں ہے، اور جو پچھلی کتابوں نے تبدیلیاں کر دی تھیں اس کو قرآن نے چینج کر دیا، یعنی اس کی ویریفیکیشن ہے. سورۃ یوسف 111، تین جگہ. اور پھر اس کے بعد سورۃ مائدہ 48 سے کیا پتہ چلتا ہے؟ قرآن مہیمن ہے، گائیڈ ہے. کس چیز پہ؟ پچھلی کتابوں پہ. جو چیزیں قرآن کے مطابق ہیں آج کی بائبل میں وہ ٹھیک ہیں، اور جو غلط ہیں گویا کہ وہ چینج ہو گئیں. اور چھٹی چیز کیا ہے؟ قرآن سینے میں محفوظ ہو جاتا ہے. سورہ حجر 9 ہے. اللہ نے اس کتاب کو اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، اور آخری بات جس پہ اللہ کرے کہ ہم مسلمانوں کو یقین آ جائے دنیا اور آخرت کی کامیابی کا انحصار اس کتاب کے اوپر عمل کرنے میں ہے، سورۃ مائدہ 15-16 ہے. آج پرانی کتابیں کیوں نہیں نظر آتی؟ کیونکہ وہ بدل چکی تھیں. صفات کیا ہیں یا فضیلت کیا ہے قرآن پاک کی؟ قرآن پاک کو اللہ نے بہت ہی خوبصورت بنا کر بھیجا ہے، مقام اس کا بہت اعلیٰ ہے. لیکن قرآن پاک میں ہی کچھ فضیلتیں ہیں. 8 پوائنٹس نوٹ کر لیجئے. قرآن کیا ہے؟ نمبر ایک، آپ کو میں دل تو یہ چاہ رہا ہے خالی چھوڑ دوں اور آپ لکھ کر لائیں، کریں گے؟ پر ٹائم بہت لگائیں گے اس لیے میں بول دوں بعد میں. نمبر ایک، سب سے بڑا فضل، سورۃ یونس 58 آتی ہے کسی کو یاد؟ کل بفضل اللہ وبرحمتہ فبذلک فلیفرحوا ہو خیر مما یجمعون. حقیقت ہے کہ قرآن اس کائنات پہ اللہ کا سب سے بڑا فضل ہے. پھر اسی طرح سے آپ دیکھیے کہ قرآن پاک جو ہے نا قیامت کے دن شفاعت کرے گا. یہ حوالہ آپ کیسے لکھا ہوا ہے؟ کہاں لکھا ہوا ہے؟ صحیح مسلم 1847. نمبر دو، اس کی فضیلت، قرآن پاک کا ماہر معزز فرشتوں کے ساتھ ہوگا، مسلم 798 اور بخاری 4937. پھر قرآن مجید کی تلاوت کرنے والے کے لیے فرشتے نازل ہوتے ہیں آسمان سے، بخاری 5018. یہ پورا واقعہ بڑا دلچسپ ایک صحابی کا. پھر صاحب قرآن کے اوپر رش کرنا جائز ہے، بخاری 7529 اور مسلم 815. قرآن مجید کے ایک لفظ پر 10 نیکیاں ملتی ہیں، ترمذی 2910. قرآن مجید سیکھنے اور سکھانے والا دنیا میں سب سے بہتر انسان ہے، اس کی دلیل بخاری 5027، اور اسی طرح سے ابو داؤد میں بھی ہے. پھر اسی طرح قرآن مجید کا حافظ جنت میں بلند درجے پر فائز ہوگا، ابو داؤد 1464. اور آٹھویں بات قوموں کے عروج اور زوال کا ذریعہ قرآن ہے. مسلم 817. آخری بات, قرآن سے ہمارا کیا تعلق ہو, ہم اس سے کیا لیں, چومے چاٹیں, اس کے تعویذ بنائیں؟ نہیں, ہمارا تعلق اس قرآن کے ساتھ کیا ہونا چاہیے, اس کو ہدایت کا ذریعہ بنائیں اور اس کتاب کو پورے کا پورا لیں, اس کی دعوت دوسروں کو بھی دیں, اور دلوں میں اترنے والی نصیحت ہے یہ, تو دوسروں کو اس کے ذریعے سے نیکی کا حکم اور برائی کی دعوت دیں, برائی سے رکنے کی دعوت دیں. یہ شفا ہے, اس کے ذریعے لوگوں کی بیماریوں کو اور پریشانیوں کو دور کرنے کی کوشش کریں, اور اس پر یقین رکھیں کہ ساری دنیا کے لوگ مل بھی جائیں تو اس کتاب سے بہتر کتاب نہیں لا سکتے. پھر ایک ہمارے اس سے تعلق یہ ہونا چاہیے کہ دن یا رات کے کسی حصے میں اس کی تلاوت ضرور کریں, اس کو اپنی زبان میں سمجھیں, معنی مفہوم پہ غور کریں, کچھ حصہ اس کا حفظ کریں, کیونکہ حدیث میں آتا ہے اس سینے کو اللہ آگ سے بچا لے گا جس میں قرآن ہوگا. پھر ایک اور ہمارا اس کے ساتھ تعلق کیا ہونا چاہیے کہ حلال کو حلال اور حرام کو حرام سمجھیں, اس کے وعید کی آیتوں کو سن کر خوف زدہ ہو جائیں اور روئیں, اور خوشخبری کی آیتوں پر اپنے آپ کو جمائیں اور اس پہ خوشی کا اظہار کریں, اور اس کی تعلیم کو عام کرنے میں ہر ممکن حصہ ڈال دیں. اللہ کرے کہ میں اور آپ اس سے اس میں شامل ہو جائیں. لیکن یہ سارا کچھ کب ہوگا؟ جب ہم خود اپنے اندر وہ صفات لائیں گے جس کو پیچھے پڑ چکے ہیں, ایمان, اسلام اور احسان کے درجے پہ اور تقویٰ پہ ہوں گے. اللہ کرے کہ ہمارا اس کتاب پہ پورا کا پورا ایمان ہو جائے. تو یہ ایمان بالکتب کی ایک ہلکی سی وضاحت تھی. ایمان بالرسل, تلک رسل فضلنا, رسول کون ہوتے ہیں؟ نمبر ایک, اللہ کی طرف سے بھیجے ہوئے. اللہ انسانوں کے اعلیٰ ترین مقام کو رسالت کا مقام کہتے ہیں, ٹھیک ہے؟ رسولوں پر ایمان لانا چاہیے. ان کی زندگیوں کا مقصد لوگوں کو اللہ کا پیغام دینا ہوتا ہے. سب سے خوش قسمت ترین لوگ ہوتے ہیں اور ان کے ذریعے سے اللہ کام لے لیتا ہے. کل کتنے رسول ہیں؟ قرآن پاک میں 25 رسولوں کے نام ہیں, اور لکھنے کی ضرورت, یعنی لکھنا ہے تو بعد میں جا کے سورۃ نساء میں دیکھ لیجئے, اور آپ بلکہ آپ کے اسائنمنٹ ڈال دیتی ہوں, لکھیے کہ کون سی آیت ہے جس میں 18 نبیوں کا ذکر ہے. یہ آپ پوچھیں گے نہیں ایک دوسرے سے, جب اسائنمنٹ آئے گی تو آپ اس میں لکھیں گے, ٹھیک ہے؟ اور اولو العزم پیغمبر 5 ہیں, حضرت ابراہیم, موسیٰ, عیسیٰ, حضرت نوح, ابراہیم, موسیٰ اور عیسیٰ. تو یہ بھی ایک سوال اسائنمنٹ کا ڈال دیں کہ قرآن کی کون سی آیت ہے جس میں یہ پانچوں کا نام ہے, ٹھیک ہے؟ اسی سے انشاءاللہ آپ کو فائدہ ہوگا. اور سارے انبیاء میں سب سے بڑھ کر مقام و مرتبہ نبی صلی اللہ علیہ وسلم کا ہے, جس کو ہم نے پیچھے ایمان بالرسالت میں بھی پڑھا تھا. آپ آخری نبی تھے, نبیوں کے سردار تھے, اور اللہ نے آپ کے لیے یہ سب کچھ رکھا. نبی صلی اللہ علیہ وسلم کی خصوصیات خاتم الانبیاء تھے. سورۃ احزاب 40 آپ کے اس پیج کے بالکل اینڈ پہ لکھا ہوا ہے, اس کے آگے لکھ لیجئے, آخری نبی تھے. دوسری بات, آپ تمام انسانوں کے سردار تھے, ترمذی 3148. اور اس کے بعد آپ سب انسانوں کے لیے نبی بنا کر بھیجے گئے تھے, سورۃ الاعراف 158 اگلے پیج کی پہلی لائن ہے. تو گویا کہ ایمان بالرسالت جو ہے یہ ایک پورا ٹاپک ہے. اس کو چونکہ ہم پڑھ چکے پیچھے اشہد ان محمد رسول اللہ میں, اس لیے یہاں اس پر اتنا ہی کافی ہے. واپس ذرا سے اپنے اس چارٹ پہ آئیے, عقیدے کی اس کڑی کو دیکھیے کہ ہم کہاں پہنچ گئے, کہ اللہ تعالیٰ نے ہمیں ایمان باللہ بھی پڑھوا دیا, ایمان بالکتب بھی ہلکا سا ٹچ کیا, جتنا مرضی ٹچ کر لیں. میرے پاس تو یہ میرا حال ہے, کتنے قرآن کے ٹاپک میں ہمارے سب سے زیادہ لیکچرز ہیں ویب سائٹ پہ, فیوریٹ ٹاپک کی کتاب ہے. تو وہ سب چیزیں آپ ادھر سے کسی سے بھی سن سکتے ہیں. پھر اس طرح ایمان بالرسل پڑھ لیا, اب کیا رہ گیا پیچھے؟ آخرت اور تقدیر, دو بہترین ٹاپک ہیں. 12 بج گئے ہیں, بریک کتنی ریڈی ہے بریک؟ آپ ایسا کیجئے, اگر ایگزیکٹلی 10 منٹ میں وائنڈ اپ کریں, سنیں, لسن ٹو می, 12:15 سے 12:30 تک یہ کر کے, کیونکہ آج ہم نے اگلے پروفٹ, اگلے خلیفہ کی بجائے حضرت انہی کو لینا ہے, عمر کو, ٹھیک ہے؟ آدھا گھنٹہ اس کو دوں گی, باقی وقت بریک کا اس میں لگاتے ہیں. جائیے فٹافٹ سے کھانا کھا کر آئیں. देखते हैं आप में से कौन फौरन उठता है और सबसे पहले आता है। 12:10 तक समेट के आ जाए। हम अगला सेशन इंशाल्लाह 12:15 पे शुरू करेंगे। 14 मिनट की टोटल ब्रेक है। लाइट बंद कर दें और सभी चले जाएं इस रूम से। फटाफट उठिए, भाग के वापस आइएगा। अस्सलाम वालेकुम रहमतुल्लाह। हम अपना इसको कंटिन्यू करते हैं और देखिए कि ये भी एक पार्ट ऑफ ट्रेनिंग है। अगर आप यहाँ 10 मिनट में नहीं आ सके और अगर आपकी 10 मिनट बाद फ्लाइट क्लोज हो रही होती और जहाज़ चला जाता तो क्या होता? मिस कर देते तो जहाज़ तो आपका मेरा इंतज़ार नहीं करेगा ना। हम शुरू करते हैं। सिर्फ फोकस होने के लिए दोबारा खुतबा पढ़ती हूँ, आप लोग भी ज़हनी तौर पर वापस आएँ। बहुत ही खूबसूरत टॉपिक है, इसलिए मैं चाहती हूँ कि हम इसको अच्छी तरीके से ले सकें। आउज़ु बिल्लाहि मिनश्शैतानिर रजीम। रब्बिश्रह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। अल्हम्दुलिल्लाह, अक़ायद के मौजू में एक बुनियादी जुज़ क्या है? ईमान बिल आखिरा। नबी सल्लल्लाहु अलैहि वसल्लम के 13 साल मक्की दौर का एक तीसरा अहम टॉपिक ईमान बिल आखिरा था। और यहाँ ये भी नोट कीजिए कि मक्का वालों को नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो इतराज़ात थे उसमें एक बहुत बड़ा, अगर सबसे बड़ा ना भी कहूँ तो वो इतराज़ क्या था कि मैं युहिल इज़ाम वहिया रमीम, कौन ज़िंदा करेगा इन हड्डियों को जबकि ये गल सड़ चुकी। तो आखरत, मरने के बाद दोबारा जीना और मरने के बाद अपनी मौजूदा इस ज़िंदगी का हिसाब देना लेना, ये उस दौर के लोगों के लिए एक अचंभा बन चुका था। हालांकि वो हज़रत इब्राहीम की नस्ल से होने का दावा भी करते थे, हज़रत इस्माइल की तो बराह रास्त नस्ल में से थे, लेकिन जब कौमों में बेअमली शुरू होती है ना तो उसका नुकसान क्या होता है? 2 दफ़ा तो सूरत बकरा में अल्लाह ताला ने फरमाया कि वत्तकु यौमन ला तज्जी नफ्सुन नफ्सन शैया। जो ख़राबियाँ आती हैं, आज अगर उम्मत मुस्लिमा की बेअमली को सामने रखे तो एक जुमला सबसे पहले अकायद के ईमान बिल आखिरा के साथ ये लिख लीजिए कि जब अकीदा आखरत बिगड़ता है तो कौमें बेअमल हो जाती हैं। मैं आपको एक बहुत ही प्रैक्टिकल मिसाल दूंगी और ये सारी बातें आप ये इस आखरत वाले इस पहले पैराग्राफ में लिखिए जो शीट में सबसे ऊपर है आपके पास। और वो क्या है, किसी बच्चे को ये यकीन हो कि इम्तिहान वाले दिन जो पेपर आने वाला है, नंबर एक मेरा टीचर मुझे पहले से बता देगा, दूसरी बात है पर्चा देने के दौरान मेरी मदद कर देगा, जिसको बूटी लगवाना कह सकते हैं, नकल मरवाना, तीसरी बात है कि जिस शख्स ने मेरे पेपर को चेक करना है थोड़ा सा उसको ले देकर नंबर लगवा लूँगा, क्या वो पढ़ेगा? नहीं पढ़ेगा। ये है ईमान बिलाखिरा के ख़राब होने की वजह कि जब ये चीज़ें अकायद में आ जाती हैं, फलां आएगा तो बचा लेगा, फलां का पल्लू पकड़ लेंगे, मेरे बदले में वो चला जाएगा, नबी सिफारिश कर देंगे एक बच्चे को हाफिज़े कुरान बना दो तो वो आपकी सिफारिश कर देगा, और ख़ानदान में एक फलां शख्स शहीद हो चुका तो फिर मैं उसी के साथ चल पड़ूंगी, तो उसके बाद अकीदा आखरत बिगड़ जाता है। आज उम्मत मुस्लिमा आपका ख्याल है झूठ क्यों बोलती है? अगर उनको पता चले ना कि झूठ बोलने वाला मोमिन ही नहीं रहता और झूठ की बू से रहमत का फरिश्ता एक मील दूर चला जाता है, तो कभी झूठ ना बोलें। और यहाँ दुनिया में एक टिकट का मिलना $50-60 या कुछ और इस तरह के जो हमें मिलती हैं ट्रैफिक के बेतरतीबियों पे जो चार्ज होता है, अगर ये यकीन ना हो तो हमें से आधे लोग भी सीट बेल्ट ना बांधें। ओवर स्पीडिंग से कौन बचता है? वही बचता है जिसको पता है कि ओवर स्पीड हो गई, कैमरे में आ गया तो घर में टिकट आ जाएगा। बिल्कुल ईमान बिल आखिरा को आप ऐसे ही समझ लीजिए कि आखरत पर ईमान बंदे का किबला है। आप यहाँ आए, पढ़ा, फिर आपका टेस्ट लिया गया और आपकी जो भी मदद की जा सकी, लेकिन इसके बाद आपसे कुछ चीज़ों का मुतालबा हुआ। आपको यकीन है ये सब होगा तो आप भी सारे रूल्स को मानेंगे, और पता चले टेस्ट दे दो ना दे दो, आपके नंबर उसमें उसके इसमें और इसी तरह की चीज़ें। तो सारी बात का खुलासा, आखरत के दिन से क्या मुराद है, बड़ा बड़ा करके लिख लें और इसको पहले अपने अंदर जज्ब करें फिर लिखें। आखरत के दिन से मुराद इस ज़िंदगी का आखिरी और आने वाली ज़िंदगी का पहला दिन, याद रखिए। हर रोज़ सुबह होती है और शाम होती है और ज़िंदगी यूं ही तमाम होती है ना। हम सब की ज़िंदगी में एक ऐसा दिन आने वाला है जो हमारी इस ज़िंदगी का आखिरी लेकिन दूसरी ज़िंदगी का पहला दिन होगा। बिल्कुल ऐसे लग रहा है कि ट्रेन की आखिरी बोगी से उतर कर पिछली ट्रेन की पहली बोगी में सवार होना है। बड़ा मुश्किल मरहला होता है। दुनिया में आने का दिन बहुत ख़तरनाक होता है, इसी तरह दुनिया से जाने का दिन भी बहुत मुश्किल दिन होगा। और उस दिन सारा कुछ जो ज़िंदगी में किया था, फ़मै यामल मिसकाल ज़र्रतिन खैरिन यरा और शर्रिन यरा, इस पर ईमान होना है, आखरत पर ईमान लाना। कोई सीधा रह नहीं सकता जब तक उसका अकीदा आखरत दुरुस्त ना हो। और अल्लाह ताला ने इस दुनिया में आपको मुझे आज़ादी देकर भेजा, इरादे की इख्तियार की, इसका सही इस्तेमाल कर लें या गलत कर लें ये आपकी मेरी मर्जी है। लेकिन सूरत आल इमरान 185 में हम पढ़ चुके, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत व इन्नमा तुवफ़ौना उजूरकुम यौमल क़ियामा। हर नफ्स ने मौत का जायका चखना है और तुम यकीनन क़यामत के रोज़ अपने पूरे पूरे अजर दिए जाओगे। फ़मन ज़ुहज़िहा नार व उदख़िलल जन्नत फ़क़द फ़ाज़, बस जो जहन्नुम से बचाकर जन्नत में दाखिल किया गया बस वही है कामयाब। वमल हयातुद दुनिया इल्ला मताउल गुरूर, दुनिया की ज़िंदगी इस धोखे के सिवा कुछ भी नहीं। तो सवाल पैदा होता है कि आखिरत पर ईमान लाने से क्या मुराद है? तो इसका जवाब क्या है? मरने से लेकर क़यामत के दिन के सारे मराहिल से गुज़र कर या जन्नत या जहन्नुम में दाखिल किए जाने के हर मरहले पर ईमान लाना मुराद है। इससे किसी एक स्टेप को छोड़ नहीं सकते, पुल सरात से गुज़रने का इनकार नहीं कर सकते, हौज़े कौसर के पानी का इनकार नहीं कर सकते, शिफात और इसी तरह से क़यामत के दिन के खड़े होने की। हम सब को इस बात पर यकीन होना चाहिए कि मरने के बाद हमारे साथ ये सारे मामले होने वाले हैं। इंशाल्लाह अगले स्टेप पे हम देखेंगे कुछ मराहिल भी होंगे। अभी एक सवाल पैदा होता है कि ये सब शुरू कहाँ से होगा? तो जहन में रखिएगा कि मरने के साथ ही शुरू हो जाता है हर बंदे का इनफरादी तौर पे, लेकिन इज्तमाई तौर पे क़यामत के साथ आखिरत शुरू हो जाएगी। इससे पहले आप मैं जो कर चुके सो कर चुके, जो हो गया सो हो गया, लेकिन क़यामत कब आएगी? अल्लाह ने ये बात नबी को भी नहीं बताई। कुरान पाक में कई सवालात हैं क़यामत के आने के वक्त के बारे में, लेकिन फरमाया कि आपको इसका वक्त नहीं बताया गया, बल्कि अल्लाह के नबी ने कहा कि उसकी तैयारी तुमने क्या की है। ये गैब का मामला है, अल्लाह ने आपको मुझे नहीं बताया। बुखारी में ये बात मौजूद है, आयत 50 नंबर हदीस में। क्या क़यामत की कोई निशानियां भी हैं? बिल्कुल हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें क़यामत की जो अलामतें बताई हैं वो दो किस्म की हैं, अलामात कुबरा और अलामात सुगरा। कुबरा 10 हैं, उनको नोट करवाऊंगी आपको। वैसे तो हम दिन में कई दफ़ा क़यामत देखते हैं, सो के उठते हैं, फसलें पकती हैं फिर पीली होती हैं फिर मुरझा जाती हैं, फूल खिलते हैं और मुरझा जाते हैं। लेकिन याद रखिए कि क़यामत आएगी और इस दुनिया के बाद एक नई दुनिया में हम दाखिल हो जाएंगे। तो क़यामत की निशानियों में पहली निशानी जो हमें अहदीस से मिलती है, नबी सल्लल्लाहु अलैहि वसल्लम की बेसत और वफ़ात। आपने फरमाया कि मेरे बाद अब क़यामत ही आएगी। ये सही मुस्लिम की रिवायत 7403। दूसरी अलामत है शक़ कमर, जो अल्लाह के नबी के दौर में हो चुका, सूरत कमर की पहली आयत इसकी दलील है। तीसरी दरियाए फरात से सोने के पहाड़ का निकलना, ये मुस्लिम की रिवायत है 7272। और इस ये वक्त ये अब निशानियाँ वो हैं जो आएंगी इंशाल्लाह आगे। फिर चौथी है दरिंदों का इंसानों से बात करना, तिर्मिज़ी 2181। यानी ये एक दाबतुल अर्ज़ निकलेगा जो इंसानों से बातें करेगा। फिर क़यामत से पहले बहुत सारी जंगें लगेंगी, मुलाहमात कहते हैं इनको, मुलाहमा भी कह सकते हैं। मुस्लिम की रिवायत 7312 नंबर की, आज देख लीजिए एक जंग अभी पूरी नहीं होती तो दूसरी शुरू हो जाती है, ये इसकी दलील है। फिर छठी लामत है इमाम महदी का ज़हूर, ये आपको नासिरुद्दीन अल्बानी की रिवायत से भी मिलता है, अबू दाऊद में भी है, 4285 नंबर। फिर इसी तरह से दज्जाल का खरूज, मुस्लिम 7384। ईसा अलैहिस्सलाम का नज़ूल, आज भी वो ज़िंदा है और आसमान ने दुनिया पर भेजे, मतलब आसमान से दुनिया में आएंगे। ये सही मुस्लिम की रिवायत है 7278। और यहाँ नोट करें, 100 के करीब तवातुर दर्जे की हदीस है, कंटिन्यूस है, जिसमें हज़रत ईसा का दुनिया में आना साबित है। फिर भी कोई शक करे तो उसकी मर्ज़ी। फिर नवी याजूज माजूज का निकलना, सूरत अल-अंबिया 96-97। फिर सूरज का मगरिब से तुलू होना, सही मुस्लिम 7397। फिर ज़मीन का धंसना, यानी जैसे ज़मीन अंदर चली जाएगी, सिंक करना, कहते हैं ना सिंक, अर्थ इज सिंकिंग। मशरक, मगरिब और जज़ीरतुल अरब में तीन मुख्तलिफ जगहों पर ज़मीन ऐसे धंसेगी कि पूरी पूरी बस्तियाँ अंदर चली जाएंगी। ये सही मुस्लिम 7285 नंबर की हदीस है। और देख लीजिए इसकी अलामतें तो दिख रही हैं। फिर 12वीं अलामत क्या है, धुआँ, पूरी दुनिया में एक स्मोक होगा, सही मुस्लिम 7397। नेक्स्ट दाबतुल अर्ज़ का नाम भी आता है, सही मुस्लिम 7383। पहले जो मैंने कही थी वो मुख्तलिफ जानवरों का बात करना है, अब ये किस फॉर्म में होगा अल्लाहु आलम, लेकिन ये बात हमें अहदीस से मिलती है। नेक्स्ट का एक पाकीज़ा हवा चलेगी, मुसनद अहमद की ये रिवायत है, जिससे पता चलता है कि एक हवा चलेगी और नेक लोग मरते जाएंगे और आखिर में बदतरीन लोग जब रह जाएंगे तो उन पे क़यामत आएगी। फिर एक अलामत है कि मक्का को वीरान कर दिया जाएगा, खाना काबा को गिराया जाएगा, सही मुस्लिम 7305 नंबर। फिर मदीना भी वीरान हो जाएगा, नेक्स्ट पॉइंट है बुखारी 1874। और आखिरी बात, हिजाज से एक आग निकलेगी और शाम की तरफ लोगों को हांकेगी, सीरिया की तरफ, 7118 नंबर है। क़यामत का आगाज़ कैसे होगा, अगर आप अपने हिसाब से देख लें, सूर फूकेगा, आहिस्ता आहिस्ता आवाज़ बढ़ती जाएगी, चीज़ें लरसने लगेंगी और इंसान सारे मरते जाएंगे, आसमान फटेगा, सितारे झड़ेंगे, हर चीज़ का कह लीजिए कि एक्सल टूट जाएगा, और पानी ज़मीन पे है और कब्रें खुदी हुई हैं। ये पूरा 30वां पारा है, अभी आपने पढ़ा ही है कुछ महीने, कुछ अब तो महीना भी नहीं गुजरा होगा अभी तो, लिहाजा क़यामत के मनाजिर 30वें पारे की सूरतों की रोशनी में देखिए। लेकिन ये याद रखिए, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, जो मरता है ना उसकी क़यामत तो फ़ौरन आ ही जाती है। आपका मेरा मौत पर यकीन होना चाहिए, अपनी मौत के अलावा हमें सबका यकीन होता है। तो सवाल पैदा होता है कि मौत के बाद रूह जब निकलती है तो उसके साथ क्या होता है, क्योंकि मैं आप किसी वक्त भी दुनिया से जा सकते हैं। ये इतनी बड़ी हकीकत और इतनी बड़ी बेबसी है कि जिसके आगे कोई बंदा बोल नहीं सका। आज भी दुनिया के हर मसले में इख्तलाफ होगा, मौत के मौजू पे कोई इख्तलाफ नहीं है, कोई ये नहीं सोच सकता कि नहीं, क्योंकि इसकी दलील दिन में हर दिन हज़ारों लोग मरते हैं। किसी मज़हब का बंदा ये नहीं कह सकता कि मौत नहीं है, मौत का इनकार कोई नहीं करता। ये लग बात है कि मरने के बाद क्या होगा, इसका इनकार किया जाता है। तो मौत क्या है, वापसी का सफ़र, फना नहीं है मौत। बहुत सारे लोगों ने मौत को फना समझ लिया, फना होती तो क्या अच्छा था, वो कहते हैं ना मर के भी ना चैन पाया तो किधर जाएंगे। जब एक इंसान की मौत का वक्त करीब आता है तो मलकुल मौत अपने फरिश्तों के साथ उसके पास मौजूद होते हैं, और बहुत ही खूबसूरत अहादीस है, मैं आपको सिर्फ चंद जुमलों में ही बता सकती हूँ, वैसे इस पर एक लेक्चर मौजूद है, जर्नी ऑफ द सोल, रूह का सफ़र, तो उसमें पूरी तरतीब से वो हदीस बयान की है कि जिसमें अल्लाह के नबी एक मौके पे, और हदीस का अगर नंबर लिखना चाहें तो बरा बिन आज़ब से ये रिवायत है, अल्लाह के नबी कह एक मौके पर किसी कब्र के पास सब बैठे थे, कब्र खोदने का इंतज़ार था, तो बेसिकली अभी थोड़ी सी देर थी तो आपने उस वक्त को ज़ाया नहीं किया, और साथियों को जो डिटेल्स बताई वो मैं अपने लफ्ज़ों में आपको बता सकती हूँ कि जब किसी की मौत का वक्त करीब आता है तो उसके सामने फरिश्ते ज़ाहिर होते हैं। नेक इंसान है तो रूह बड़े खूबसूरत चमकते चेहरों वाले फरिश्ते, और सूरज की रोशनी, जिनके पास जन्नत का कफन होता है, जन्नत की खुशबुएं होती हैं, फिर उसकी रूह को उसमें लपेटा जाता है, बड़े प्यार, पहले उससे बल्कि मलकुल मौत पास बैठकर बड़े प्यार से उसकी जान निकालता है, कह नफ्स मुतमईना चल, या ये तो हन नफ्सुल मुतमईना के लफ्ज़ सूरह फजर के एंड पे भी हैं, क्या पता चला, आपने फरमाया कि रूह इतने आराम से निकल जाती है जैसे पानी कि मश्क है ना उसका ढक्कन ढीला हो जाए, कतरा कतरा निकल जाती है, उसको पता ही नहीं चलता। फिर मलकुल मौत उसको लेते हैं, फिर फरिश्ते पलक झपकने भी उसको मलकुल मौत के हाथ में नहीं रहने देते, बल्कि उसको लेकर जन्नत से आए हुए कफन में लपेटते हैं, खुशबू मलते हैं उसको, کہتے ہیں اس کے جسم سے ایسی خوشبو آتی ہے کہ جیسے خوشگوار ہوا کا جھونکا ہے. پھر اس کے بعد وہ فرشتے کہتے ہیں آؤ اس کو اوپر کی سیر کراتے ہیں. پھر وہ اس کو اوپر لے کر جاتے ہیں. جو فرشتے بھی رستے میں ملتے ہیں سارے اس کے پاس چلے جاتے ہیں اور اس کی خوشبو سونگھ کر فرشتے پوچھتے ہیں یہ پاکیزہ رخ کس کی ہے. ذرا سا رک کر سوچئے, اگر دنیا میں کوئی پاکیزگی ہوگی ہماری ذات سے تبھی تو یہ خوشخبریاں ہوں گی نا. یا ہمارے تو اس وقت رو دھو رہے ہیں اور کفن کار نہلانے دھلانے کا انتظام کر رہے ہیں, اس روح کو کوئی فکر نہیں کہ پیچھے کیا ہو رہا ہے. اس کا ایک اوپر کا سفر ہے, حتیٰ کہ پھر پہلے آسمان تک پہنچ جاتی ہے وہ روح. پھر دروازہ نوک کیا جاتا ہے, پھر وہ پوچھا جاتا ہے یہ کون ہے, پھر وہ آواز آتی ہے. اور اگر آپ کو سورۃ الاعراف کی وعید یاد ہو, مجھے نمبر اس وقت یاد نہیں ہے, کہ لا تفتح لہم ابواب السماء واتی والارض, کہ جو لوگ تکذیب کرتے ہیں جھٹلاتے ہیں ان کے لیے جنت کے دروازے نہیں کھلتے یا آسمانوں کے دروازے نہیں کھلتے. تو اس کی تفصیل میں بھی یہ حدیث اکثر کوٹ کی جاتی ہے. بہرحال اس کا نام بتایا جاتا ہے, وہ بڑے پیار سے اوپر کھلتا جاتا ہے, فرشتے ملتے ہیں. پھر پہلے آسمان سے دوسرے آسمان کے فرشتے اس کے ساتھ لگ جاتے ہیں, ہوتے ہوتے ساتویں آسمان تک وہ روح پہنچائی جاتی ہے. اور پھر وہاں تو آپ کو پتا ہے کہ اللہ تعالیٰ کا عرش ہے. اللہ تعالیٰ کہتا ہے کہ میرے اس بندے کا نام اعمال علیین میں رکھ دو اور اس کو واپس زمین پہ چھوڑ کے آؤ. ابھی اس کا حساب باقی ہے, ابھی قبر کا وقت باقی ہے. یہ جو عالم برزخ ہے نا, یہ قبر میں ہی گزارتا ہے بندہ, سوائے شہید کے. شہید قبر میں نہیں ہوتا, اس کی روح بھی اوپر ہی جاتی ہے. تو بہرحال واپس جسم اس کے روح میں ڈالی جاتی ہے. اتنی دیر میں جو گھر والے ہیں وہ انسان کو کفنانے دفنانے کے بعد, یعنی کفن بھی دیا جا چکا, اس کو غسل بھی کر دیا, نماز بھی پڑھا دی, قبر میں ڈال دیا. اب آگے اگر قبر کے حالات کو بھی آپ دیکھیں تو وہ بھی اسی میں ہی آتے ہیں. قبر میں دو فرشتے آتے ہیں جن کو منکر اور نکیر کہا گیا. پھر وہ اسے تین سوال کرتے ہیں, من ربو کا, مر رسولو کا, ما دینو کا. تیرا اللہ کون, تیرا رسول کون, اور تیرا دین کیا ہے. اچھا بندہ تھا, سب کے جواب دیتا ہے. اتنے میں پھر آواز آتی ہے کہ اس بندے کو جنت کا بستر دے دو, یعنی اس کے لیے کہہ لیجئے کہ پھر جنت کے دروازے کھول دیے جاتے ہیں. اس کی قبر جنت کے دروازوں میں سے ایک دروازہ بن جاتی ہے. یہ جنت اس طرح اس کی قبر کے اندر کہہ لیجئے کہ ایک ایکسٹینشن آف جنت ہے. اور پھر وہاں اس کو کہا جاتا ہے کہ نم کا نومت الروس, سو جاؤ جیسے دلہن سوتی ہے, کیونکہ ساری زندگی تو کام کر کے آیا نا. اکثر لوگ کہتے ہیں نا کام سونا آرام, تو قبر میں اتنا سوئیں گے کہ دل بھر جائے گا. اگر اس دنیا میں ہم اپنے وقت کا صحیح استعمال کر گئے تو انشاءاللہ ہماری قبر بڑی خوبصورت ہوگی. پھر آواز آتی ہے اس کے قبر میں جنت کا بستر بچھا دو, اس کو جنت کے کپڑے پہنا دو, خوشبوئیں ہوائیں آنے لگتی ہیں. اور یہاں کے وہ بندہ اس کی قبر میں ایک بڑا خوبصورت انسان آ جاتا ہے. یہ اس کو پوچھتا ہے تم کون ہو, وہ کہتا ہے میں تو دنیا میں بھی تمہارے ساتھ تھا. وہ کون, میں تمہارے نیک عمل ہوں, میں تمہاری اچھی چیزیں ہوں. دنیا میں بھی تمہارے کندھے پہ, یعنی رائٹ سائڈ پہ جو نیکیاں ہوتی ہیں نا, وہ کہہ لیجئے کہ ایک مجسم بنائی جاتی ہے اور اس بندے کی قبر کی وحشت کو دور کیا جاتا ہے. ذرا سوچیں آپ, کئی لوگوں کو تنہائی سے ڈر لگتا ہے نا, اور کئی ایسے بھی لوگ ہیں کہ جو کس طریقے سے اپنے آپ کو کہہ لیجئے کہ ضائع کرتے ہیں, ڈپریشن میں چلے جاتے ہیں. قبر میں بھی تنہائی نہیں ہوگی. آن اس وقت شتیفی قبری, دعا بھی ایک کہ اللہ میری قبر کی وحشت کو مانوس کر دے, اللہ معانس بخشتی فی قبری. تو بہرحال پھر وہ اس کے ساتھ رہنے لگتا ہے اور وہ انتظار کرتا ہے قیامت کا. اس کو کہا جاتا ہے وہ جو جنت, بلکہ اوپر آسمانوں پہ, جو میں نے اس کو سکپ کر دیا, زیادہ نہیں بتایا آپ کو, پوری ڈسکرپشن ہے اس کو. جنت کا ایک ٹور دیا جاتا ہے, پہلے سے موجود لوگ جو نیک تھے فوت ہوئے ان کی روحوں سے ملاقات ہوتی ہے. اور اس کو کہا جاتا ہے کہ اب تم انتظار کرو. اور اس کا دل کیا کرتا ہے کہ فوراً قیامت آئے اور میں وہاں پہنچ جاؤں. لیکن تصویر کا دوسرا رخ بھی ہے, وہ ہے تو بڑا تکلیف دے لیکن سننا اور ماننا تو پڑتا ہے نا. تو وہ بہت سخت وقت ہوتا ہے, اور جو کچھ ادھر ہوا ہے نا وہ اس کا اپوزٹ ہے. اس کے لیے تو پہلے ہی آسمان سے دروازے بند ہو جاتے ہیں اور اس کی روح کو جسم میں پٹخ دیا جاتا ہے. قبر میں جہنم کا ٹاٹ آتا ہے, بدبودار اس کی روح میں سے بو آتی ہے. فرشتے اس کو جب باہر نکال رہے ہوتے ہیں تو غصے سے نکال رہے ہوتے ہیں, یہی ہے بن نازیاتی غرقہ بن ناشتاتی نشتہ. اور پھر وہ قبر میں جب, اور اس کی تکلیف کتنی ہوتی ہے, آپ نے فرمایا گیلی اون کو جب سیخ میں ڈال کر نکالو تو چیتھڑے نکل جاتے ہیں نا, اس طرح اس کی روح بڑی مشکل سے نکلتی ہے. اور جدھر سے گزرتی ہے لوگ اس کو اس کے اوپر لانتان کرتے ہیں، حتیٰ کہ پھر سجین جو زمین کے گھڑوں میں، وہاں اس کے نام اعمال کے پاس، یعنی اس کے سارے برے عملوں کو بھیجا جاتا ہے، اس کے بھی پاس قبر میں دو فرشتے آتے ہیں اور وہ بھی سوال یہی کرتے ہیں، لیکن اس کو ان تین سوالوں کا جواب بھی نہیں آتا. اور آپ کہتے ہیں اس کورس میں ابھی تک ہم انہی سوالوں کے جواب میں، من ربو کا، من رسولو کا، ماں دینوں کا، یہی ہے ماں دینوں کا، اسلام کیا ہے، اسلام اے ٹو زی ہے، آج ہم نے پڑھا ہی نہیں. میں سوچتی ہوں جو لوگ بغیر پڑھے جا رہے ہیں، اللہ جانے ان کے ساتھ کیا معاملہ ہوگا. اللہ جانتا ہے، اللہ کے بندے جانتے ہیں. مجھے تو یہ لگتا ہے کہ یہ خوش قسمتی ہے کہ ہمیں دنیا میں پتہ چل رہا ہے کہ مرنے کے بعد ہمارے ساتھ کیا ہونے والا ہے، اور پھر اس کے بعد قبر اللہ کی بنا، یا آخرت کی کہہ لیجئے کہ جہنم کی ایک گھڑی ہے یا جنت کا ایک باغ ہے. کس طریقے سے برزخ، عالم برزخ ہے یہ سارا، آڑ کو کہتے ہیں، پردے کو کہتے ہیں، اور جہاں لوگ وقت کی قید سے آزاد ہو جائیں گے. اور قبر کے حالات کو پڑھ کر صحابہ روتے تھے. حضرت عثمان غنی کی داڑھی آنسوں سے تر ہو جاتی تھی قبر کا سن کے. کہتے تھے یہ آخرت کی گھاٹیوں میں سے پہلی گھاٹی ہے، اگر یہ خراب ہو گئی تو کیا بنے گا. ضرورت اس بات کی تو چند پوائنٹس نوٹ کر لیجئے، قبر میں جا کے کیا ہونے والا ہے. قرآن کی آیتوں کی روشنی میں پیج پہ آپ دیکھیے 1-2 پوائنٹ جو لکھے ہیں وہاں سے شروع کریں گے آپ. پہلی بات ہے، اللہ نے ہر بندے کو قبر دینی ہے. سورۃ عبسہ آیت 21، ثم اماتہ فاکبرہ. فرق اتنا ہے، کوئی جلا دیا گیا، جہاز کے ایکسیڈنٹ میں مارا گیا، پانی میں ڈوب گیا، وہی اس کی قبر ہے. زمین کی مٹی نہ بھی ملی تو بھی باقی چیزیں تو ہوں گی. پھر دوسری بات یہ کہ اس پر یقین رکھیے کہ قبر میں سوال جواب ہوں گے. ترمذی کی روایت 1071، اور ابھی بھی میں نے آپ کو جو حدیث سنائی ہے اس سے بھی آپ نے دیکھ لیا کہ کس طریقے سے یہ ہوگا. پھر اسی طرح سے یہ بھی ذہن میں رکھیے کہ مرنے کے بعد جب انسان قبر میں جائے گا تو اس کو ایسے لگے گا کہ دنیا کی زندگی بہت تھوڑی تھی، بہت چھوٹی تھی. قبر میں ہر روز اس کا ٹھکانہ دکھایا جاتا ہے، جنت کا ہوگا یا جہنم کا. بخاری کی روایت 1379، یہ خود لکھ لیجئے ریفرنس اس کا، قیامت کے دن یہ مطلب وہاں انسان کے ساتھ قبر میں ہوتا ہے. اور قبر کے عذاب سے اللہ کے نبی پناہ مانگا کرتے تھے. صحیح مسلم میں ایک دعا ہے 1325 کی، آپ اس کو بھی یاد کر سکتے ہیں کہ اللہ مجھے قبر کے عذاب سے بچا لے. اب اس کے بعد کیا ہوگا؟ قبر میں جا کر نیک بندے کو تو سلا دیا جاتا ہے، برا انسان جو ہے اس کے ساتھ معاملہ سخت ہے، لیکن یہاں سے پھر محشر کے معاملے شروع ہوں گے. کس طریقے سے ایک بندہ اس دنیا سے پہنچے گا؟ یہ جو آپ کے ورک شیٹ پہ دعا لکھی ہوئی ہے صحیح مسلم 1325، تو انشاءاللہ اس کو پھر آپ بعد میں اپنے ہاتھ سے لکھیں گے، آپ کو دی جائے گی. اب اس کے بعد کیا ہوگا میدان محشر؟ سٹیپس آف دی میدان محشر. بہت ساری چیزوں سے ابھی ہم ناشنا ہیں. ہم نے ابھی اصحاب الجمین سے السابقون الاولون تک 2 دن کا سیمینار نیو جرسی میں کیا تھا، اس کا ڈے 2 کا دوسرا لیکچر، 2 تھے اس دن. پہلے میں ہم نے آیتیں پڑھی تھیں قرآن پاک کی، فمنہم ظالم لنفسی سے لے کر آگے، لیکن جو اس کا بی پارٹ تھا نا وہ اس کا جواب ہے، سٹیپ بائی سٹیپ. اب اس کے بعد جیسے آپ کو یہاں سے پاکستان جانا ہے تو راستے میں کدھر کہاں کیا رکنا، وہ سارے چیزیں نا وہ ساری اس چیز میں، اس لیکچر میں پڑھی گئی ہیں. بعد میں موقع ملے اس میں سے یا اپنے نوٹس میں اس کے پوائنٹ نوٹ کر سکتے ہیں، لیکن خلاصہ یہی ہے کہ میدان محشر میں وہ سب کچھ ہوگا جو ہم نے نبی صلی اللہ علیہ وسلم کی احادیث میں اور قرآن کی آیتوں میں سنا تھا. کیسے کیا ہوگا؟ اللہ اکبر، سور پھکے گا، سب اٹھ کر کھڑے ہو جائیں گے، ننگے پاؤں ننگے بدن رب کے سامنے پیش کیے جائیں گے. بخاری کی روایت ہے 6527. سورج بہت قریب ہوگا، صحیح ترغیب کی روایت ہے 3587. اللہ تعالیٰ براہ راست کلام کریں گے اس دن، بخاری 1413. پھر اسی طرح قیامت کے دن حضرت موسیٰ سب سے پہلے اٹھ کر کھڑے ہو جائیں گے، ان کو یا تو بے ہوش کیا نہیں جائے گا یا بے ہوشی ہوئی اور آپ پہلے اٹھ کے، بخاری کی روایت ہے 3414. پھر اسی طرح سے میدان محشر کہاں ہوگا؟ صحیح بات یہ کہ یہ ملک شام میں ہوگا. بہت سارے لوگ ہمارے کلچر میں میدان عرفات کو کہتے ہیں، لیکن اگر آپ احادیث کو غور سے پڑھیں تو وہ شام کا علاقہ ہے. اور پھر وہاں اگلے پچھلے سب جمع ہوں گے. एक नई ज़मीन बनाई जाएगी, सफ़ेद होगी रोटी की तरह, मैदे की चटिया रोटी की तरह होगी, कि जिसमें कोई निशान नहीं होगा, उस पर किसी ने खून नहीं बहाया होगा। ये सही मुस्लिम की रिवायत है, जिल्द 8 में 128 नंबर। फिर इसी तरह से याद रखिए, सब को उनके अमाल के मुताबिक अलग अलग किया जाएगा। एक आवाज़ आएगी और पुकारने वाले के पीछे लोग जाएंगे, सूरह ताहा 108। अकेले अकेले जाओगे सब, सूरह अनाम 94। मोमिनों और मुत्तकियों और फाजिरों का इंजाम मुख्तलिफ होगा, सूरह मरियम 85-86। नंगे सर, नंगे पांव, नंगे बतन और बेखतना किए उठाए जाओगे, यदि सेम वो कैफियत जिसमें बच्चा दुनिया में आता है। सही मुस्लिम 7198। आप चाहें तो इसमें इकबाल केलानी साहब की जो सीरीज़ है ना, उससे भी फ़ायदा ले सकते हैं। उसमें आलमोस्ट सारे ही रेफरेंस मौजूद हैं कि किस तरह होगा, वो 50,000 साल का एक दिन होगा। सूरत मारिज आयत नंबर 4 में ये बात आप पढ़ते हैं, उस दिन कोई सिफारशी नहीं होगा। अब यहाँ देखिए, सिफारिश की भी दो सवाल डाले हैं ना, शिफात से क्या मुराद है और उसकी इकसाम। तो याद रखिए कि शिफात एक उम्मीद है कि ज़िंदगी भर जो हम ना करके आए, शायद इसके बावजूद हम बच जाएं। दुनिया में भी ऐसे ही होता है, जब पूरी कोशिश करते हैं, काम नहीं हो रहा, कहते हैं कोई ढूंढो बंदा, कोई है जो हमारी मदद कर दे। तो शिफात भी यही चीज़ है कि कम दर्जे वाला बंदा आला दर्जे पे पहुंच जाए, या जहन्नम से निकाल कर जन्नत में ले जाया जाए, और उसके बाद इस सारों के मतलब जन्नत मिले। उसे हर बंदे की ख्वाहिश होगी कि जो मिल रहा ना उससे अच्छा मिल जाए। फिर वहाँ हौज़े कौसर भी होगा, अल्लाह के नबी से मुलाकात की जगह, यानी आपकी मेरी अल्लाह के नबी से जो अब इसके बाद पहली मुलाकात पॉसिबल है, वो मैदान हशर में हौज़े कौसर पे होगी। वहाँ आप अपनी उम्मत को पानी पिलाएंगे, और बहुत ही उसकी खूबसूरत डिस्क्रिप्शन है, उस लेक्चर में मैंने उसको भी थोड़ा सा एलेबोरेट किया था। लेकिन अगर आप ख़ुद पढ़ना चाहें हौज़े कौसर के लिए, तो एक तो सूरत कौसर, उसमें तो इशारा ही है बस इन्ना कल कौसर, लेकिन सही बुखारी में अल्हम्दुलिल्लाह आपको डिटेल से मिलेगा। आप इससे रेलेवेंट टॉपिक खोल लीजिए, 6579 हदीस, और इसी तरह उसके इर्द गिर्द की हदीसें हैं। लेकिन याद रखें कि दीन में नई बातें करने वाले हौज़े कौसर से पानी नहीं पी सकेंगे। अब शिफात, वही बात है, कमी बेशियों को दूर किया जा रहा है, अल्लाह के हुक्म से होगी। सूरत बकरा आयत 255 कौन सी है? आयतुल कुर्सी। क्या कहा गया उसमें? उससे पहले क्या? मन जल्लजी यशफ़ इंदहु इल्ला बिज़नी। तो शिफात होगी तो सिर्फ अल्लाह के हुक्म से होगी। फिर याद रखिए कि शिफात शिफात है, हुक्म नहीं है। मैंने दो तीन जुमले वहाँ भी बोले, मैं आपकी तफसीर में भी, यहाँ भी है, सिफारिश ये नहीं कि कबूल हो, कर दो, नहीं मानते। दुनिया में क्या हर बात मानी जाती है? दुनिया में दुआ है, कर लो, कबूल होती है कि नहीं, आखिरत में वो शिफात है, कोई कर ले तो ना करे। ये असल में एक ऑनर है जो अल्लाह नेक लोगों को और अंबिया कराम को देगा कि चले, फैसले अल्लाह करेगा। दुनिया में शिफात होती है फैसला करने से पहले, अदालत में भी फैसला नहीं सुनाया लेकिन आप सिफारिश ले आए, बदल गया फैसला। आखिरत में शिफात होगी, फैसले अल्लाह पहले करेगा, किस किस को बख्शना है। आप मौके दे देगा, चलो आओ भाई तुम इसको कह दो, मैं इसको कह दूँ। जैसे आप यहाँ गिफ्ट्स रख लें और कहें जी किसी मेहमान खुसूसी को, आइए हमारे स्टूडेंट्स को गिफ्ट्स दे दें, ये फर्स्ट है, ये सेकंड है, अमूमन होता है ना ऐसा। तो क्या वो मेहमान खुसूसी का फैसला होता है किसको देना है? नहीं, जिस पे जो लिखा हुआ है, बस ये है सिफारिश। दुनिया में चूँकि अम्बिया और रसूल को वो मुकाम नहीं मिला, लोगों ने उनकी वो कदर नहीं की, लोगों ने उनको वो इज्जत नहीं दी, मारा सताया, क़यामत के दिन अल्लाह ताला उनको एक ऑनर देगा। शिफात इज़ जस्ट लाइक ऑनर जो अल्लाह नेक लोगों को देगा, फैसला फिर भी पीछे उसमें अल्लाह का ही है। तो बहरहाल शिफात की कई किस्में हैं, नोट कर लीजिए। सबसे पहली बड़ी शिफात है जिसको नबी सल्लम की तरफ जोड़ा जाता है, ये मुकाम महमूद पर फ़ाइज़ किए जाने की बात है, और इसमें अल्लाह के नबी को ऑनर दी जाएगी कि आप अल्लाह से जाकर दुआ करेंगे और कहेंगे कि हिसाब शुरू हो जाए। सूरह बनी इसराइल 79 और मुस्लिम 475 में इसका इशारा मौजूद है। फिर दूसरी सिफारिश होगी जन्नत का दरवाज़ा खुलवाने के लिए, सबसे पहले अल्लाह के नबी दरवाज़ा खुलाएंगे, फिर आपकी उम्मत दाखिल होगी, फिर बाकी उम्मतें जाएंगी। तीसरी सिफारिश उनके लिए होगी जो गुनाहों की वजह से जहन्नुम में डाल दिए जाएंगे, फिर अल्लाह के नबी की शिफात से उनको बचा लिया जाएगा। اور چوتھی شفاعت ہوگی کچھ عرصہ جہنم میں جلے جلنے کے بعد دوبارہ ان کے جسموں کو کوئلے کی شکل میں نکالا جائے گا، نہر حیات میں غسل دیا جائے گا، پھر جسم اگے گا اور دوبارہ ان کو جنت میں ڈالا جائے گا۔ اور ایک پانچویں قسم بھی ہے، جنت میں ہی درجے بلند کرے، اپ گریڈنگ کے معنوں میں، تو وہ اولادوں کے ماں باپ کے لیے، رشتہ داریوں اور ان سارے ناموں کے ساتھ ہوگی۔ پھر میزان کا بھی ذکر آپ پڑھتے رہتے ہیں، حساب کتاب، یہ تو پوری کتاب وہ آپ پڑھ لیجئے، بک ہے کتاب حساب کتاب سے متعلق، اس پہ بہت کچھ کہا سنا گیا ہے، اللہ کرے قرآن پڑھنے کے بعد ہمیں اس کا یقین آ جائے۔ پیش بھی ہونا ہے، پوری صورت، پورا تیسواں پارہ آپ اس کے ریفرنسز میں نوٹ کرتے جائیں، اسی کی آیتوں کو لکھ کے لے آئیں تو وہی سارا کچھ اس میں جمع ہوگا۔ لیکن یاد رکھیے کہ دعا کرنی چاہیے کہ اللہ ہمارا آسان حساب لے۔ سب سے مشکل چیز جو ہوگی نا وہ پل صراط ہوگی۔ تو سوال ہے کہ پل صراط سے کیا مراد ہے؟ تو پل صراط کیا ہے؟ جہنم کے اوپر کا ایک برج ہے۔ وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا، تم میں سے ہر ایک کو اس میں سے گزرنا ہے، پھر ہر بندے کو اس کے مطابق وہاں سے گزارا جائے گا، جو کیا ہوگا ویسا ہوگا، ہر نفس کے ساتھ ویسا ہی کیا جائے گا جیسا وہ ڈیزرو کرے گا۔ اللہ تعالیٰ قیامت کے دن اس مقام پہ بندے کو لائے گا۔ اور آیت ہے سورت مریم 71-72، ہر بندہ پل صراط سے گزرے گا، سلپری ہوگا، اندھیرے میں ہوگا، کانٹے ہیں اس پہ، نیچے آگ جل رہی ہے اور اوپر سے آپ اندھیروں میں گزر رہے ہیں، وہاں پھر دعائیں ہوں گی، رب بنا تمم لنا نورنا، سورت تحریم اور سورت حدید، وہاں منافقوں کا نور بجھا دیا جائے گا، کسی کا نور صرف اس کے پاؤں کے انگوٹھے پہ رہ جائے گا، ٹم ٹم کرتا، کچھ شروع میں نور میں ہوں گے، بیچ پہنچیں گے اندھیرا، گھڑم سے جہنم میں گر جائیں گے۔ تو پل صراط از اے ڈائسیکشن روم، وہاں آخری صفائیاں ہونی ہیں، گندے خون اور گندی عادات وہاں سے نکلیں گی، اور پل صراط کا آخری کونا اس کو کنترا کہتے ہیں، وہاں رشتہ داریوں کے اور حقوق العباد کے معاملے نپٹیں گے، وہاں لوگ ایک دوسرے کی نیکیاں مانگ رہے ہوں گے کہ ہمیں یہ دیجیے اور ہمیں وہ دیں، اور اس کے بعد پھر یا جنت ہے یا جہنم۔ سوال پیدا ہوتا ہے جنت اور جہنم پر ایمان لانے سے کیا مراد ہے؟ دونوں حق ہیں، دونوں میں لوگ جائیں گے۔ آج کے دور میں یہ بھی ایک اللہ کے ساتھ نرمی کا معاملہ کیا کیا، جہنم ہے ہی نہیں۔ اف گاڈ از سو مرسی فل سو ہاؤ کین ہی پٹ دا پیپل ان دا فائر؟ یہ آپ اپنی عقل سے سمجھتے ہیں، یہ بھی تو دیکھیے کہ اللہ نے ان کو کتنے ریسیپٹرز دیے تھے، لیکن انہوں نے اس کے باوجود بھی رب کو نہیں مانا۔ تو جنت آج بھی موجود ہے، جہنم بھی موجود ہے، دونوں میں لوگ جائیں گے اور دونوں کو بالآخر بھرا جائے گا۔ جنت کے لیے تو اللہ ایک نئی مخلوق پیدا کرے گا، کس طرح سے اللہ تعالیٰ ان کو لے گا، اور جہنم میں بھی لوگ آئیں گے، یہ سارا آپ ڈسکرپشن میں پڑھیں، اور اس سے متعلق جتنے بھی لیکچرز ہیں وہ اس لنک کے ساتھ ہم ادھر ادھر ڈال سکتے ہیں، آپ ایک ایک لیکچر پڑھتے جائیں، سنتے جائیں، انشاءاللہ آپ کو اس میں ملے گا۔ کیونکہ پھر وہی بات ہے کہ عمل کی باتیں ہیں نا، اس کورس میں ہم سٹوریز نہیں ڈسکس کر سکتے، ڈیٹیلز نہیں لے سکتے، لیکن یہ ہے اصل چیز جو آپ کو مجھے سیدھا رکھے گی۔ آپ جنت کو اگر اپنی آنکھوں سے دیکھیں، صحابہ کو تو دکھتی تھی، ہمیں نہیں دکھتی، کیونکہ ہمارے ارد گرد بہت ساری جنتیں ہیں، ہم نے اپنی اس دنیا کو اتنا خوبصورت کر لیا، یہاں سے جانے کا یقین ہی نہیں آتا کہ ہم جائیں گے، حالانکہ آپ کو تھا کہ جنت کا ایک گھر، دنیا کے ان گھروں میں اس کا آپ تصور نہیں کر سکتے۔ فلا تعلم النفس ما اخفی لہ من قرۃ اعین، کوئی نفس نہیں جانتا کہ اس کی آنکھوں کی ٹھنڈک کے لیے اللہ نے تیار کیا کیا۔ اصل یہ دعا کریں کہ اللہ ہمیں اس کا یقین دلا دے۔ سورۃ سجدہ 17، رات کو پڑھتے ہوں گے نا سونے سے پہلے، تو اس وقت بندے کو یقین آتا ہے کہ اللہ نے یہ سب کچھ میرے لیے جو سامنے رکھا ہے اس کی وجہ کیا تھی۔ پھر اسی طرح جہنم بھی سچ ہے، مانیے نہ مانے، ٹروتھ از بٹر بٹ اٹس ہے، سچ ہے، جہنم بھی ہے، اور جہنم اتنی کڑوی اتنی کالی ہے کہ اس کا کوئی اندازہ نہیں لگا سکتا۔ صحیح روایت سے پتہ چلتا ہے کہ اس کو 1000 سال جلانے کے بعد فرشتے نے آ کر پوچھا تو کہا بھی اور جلاؤ، 3000 سال تک جنت جہنم جلائی گئی، کالی، اندھیرا، ہاتھ کو ہاتھ سجائی نہیں دیتا، اور اس میں ایک کہہ لیجئے کہ جہنم کا ایک حصہ دوسرے حصے کو کھا رہا ہے، جیسے برتن خالی چولہے پہ پڑا رہے تو برتن ہی جل جاتا، اور ہر روز جہنم اپنے لیے کھانا مانگتی ہے، اللہ اکبر۔ اور اللہ سبحانہ تعالیٰ نے جنت اور جہنم کے بہت سارے نام بھی دیے نا، جنت ماوا، جنت عدن، جنت نعیم، دار السلام، دار الخلد، جنت الفردوس، رحمت اللہ کا نام آپ نے کبھی نہیں سنا ہوگا تو آج نوٹ کر لیں. باقی سارے نام قرآن میں لکھانا چاہوں تو لکھا دوں لیکن آپ خود بھی نوٹ کر سکتے ہیں. ماوا کا لفظ نجم 15، عدن مریم 61، توبہ 72، جنات نعیم لقمان 8، دار السلام سورۃ الانعام 127 اور یونس 25، دار الخلد ہود 108، ہجر 48 اور فردوس سورۃ کہف 108. یہ رحمت اللہ کہاں ہے اس کو سن لیجئے. یہ حافظ ابن قیم رحمہ اللہ کا قول ہے. کہتے ہیں کہ جنت کو رحمت سے، رحمت کے لیے بنایا گیا اور اس کو اہل رحمت سے خاص کیا گیا. لہذا الرحمہ کون ہوتے ہیں؟ جن پر رحم کر دیا گیا وہ اس میں داخل ہوں گے. یہ ان کی بہت پیاری کتاب ہے بدائل فوائد، اس کی جلد 2 157 پیج پہ آپ دیکھ سکتے ہیں. تو جنت کا ایک نام رحمت اللہ بھی ہے، صحیح مسلم 7172. جنت ہے کدھر؟ آسمان پہ. سورۃ نجم 13 سے 15، وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَى عِنْدَ سِدْرَةِ الْمُنْتَهَى عِنْدَهَا جَنَّةُ الْمَأْوَى. وسط بھی ہے، دروازے جنت کے 8 ہیں، کھلے ہوئے ہیں. ایک درخت ہے طوبہ نام کا جہاں سے جنتیوں کے کپڑے بنائے جا رہے ہیں. کیا کچھ ہے! ابھی آپ نے، میں نے تو اس کو لیا ہی نہیں. اور جنت کی مٹی جو کنکر ہے نا، وہ لولو اور موتی کے ہیں. آج ہم مٹی چونے کے گھروں پہ ریچھ جاتے ہیں. اصل جنت کا گھر دیکھ لیں تو کیا ہوگا. اور آپ کہتے ہیں جو سب سے پہلا گروہ جنت میں جائے گا اس کے چہرے 14ویں رات کے چاند کی طرح چمک رہے ہوں گے. دروازے فرشتے دروازوں پہ استقبال کر رہے ہوں گے. اور رضوان جنت کے داروغہ کا نام، وہ سب سے آگے ہوں گے. کتنا کچھ اللہ آپ کے لیے، میرے لیے تیار کر کے ہمیں دیتا ہے. اور قرآن نہیں پڑھیں گے تو ہمیں اس کا یقین بھی نہیں آئے گا. وسیلہ جنت کا اعلیٰ ترین مقام ہے جو صرف نبی صلی اللہ علیہ وسلم کو ملے گا، مسند احمد 7588. اور یاد رکھیے کہ جنت میں ایک موتی کا خیمہ ہوگا. بلندی آسمان کی طرف 60 میل، 60 مائل، چوڑائی بھی 60. اور مومن کے گھر والے اس میں رہیں گے اور وہ اس کے ارد گرد چکر لگائے گا. اتنا بڑا ہے کہ ایک دوسرے کو نہیں دیکھ سکے گا. یہ صحیح مسلم کی روایت کا خلاصہ ہے 7159. اللہ اکبر. اور سب سے بڑی نعمت جنت کی کیا ہے؟ مسلم کی روایت ہے 7146 انس سے کہ جنت میں ایک بازار ہے جس میں جنتی لوگ ہر جمعے کے دن جائیں گے. وہاں جمعہ ہوگا اور اس کو یوم المزید کہتے ہیں. جنت کا جو جمعہ ہے اس کو یوم المزید ہے. اس دن جنتی اللہ کا دیدار کریں گے. تو دیدار الہی کیا ہے؟ کہ جس دن اللہ سے ملاقات ہوگی. کچھ کی تو ہر ویک ہی ہوگی، اللہ جانتا ہے کون کس جگہ کیسے ہوگا، لیکن بہت کچھ موجود ہے. اور جب جنتی اللہ تعالیٰ کا دیدار کر کے آئیں گے تو پھر ان کا حسن پہلے سے زیادہ بڑھ جائے گا. یہ صحیح مسلم کی روایت 7146 آپ پڑھ سکتے ہیں. دعا کیجئے کہ ہمیں یہ لذت لگ جائے. آپ کی شیٹ میں دعا ہے، مل کے پڑھتے ہیں. اللہم انی اسألوکا لذت النظر الى وجہک والشوق الى لقائک. اے اللہ، میں تجھ سے سوال کرتی ہوں تیرے چہرے کی لذت کا، یعنی لذت میری آنکھوں کو جو ملے تیرے چہرے کو دیکھ کر، اور شوق تیری ملاقات کا. یہ دعا لگی بھی آپ کے سکول میں کہیں؟ یہ دیکھیے، یہ ہمارے پاس ہے ڈکس میں جو رکھے ہوئے، بہت پیاری. آپ دیکھیں کہ اس کو اگر آپ اپنے اس نظروں میں رکھتے ہیں تو اس کو آتے جاتے پڑھا کریں. یہ شوق بھی آج پیدا کرنے کی ضرورت ہے. اور جنتیوں کے کپڑے اور لباس اور وہ سب کچھ، اس کو ہم یہیں ریپ اپ کرتے ہیں. یہ اتنا بڑا موضوع ہے کہ ہم اس کو سمیٹ نہیں سکتے. بس یہ دعا کر لیں کہ اللہم انی اسألوک الجنت الفردوس بغیر حساب. اور پھر جہنم کا موضوع سکپ کر رہی ہوں، اس میں بھی اتنے کچھ ہے. کیڑے، سانپ اور بچھو، یعنی وہ تو ایسی چیز ہے کہ جس کے بارے میں ایک انسان سوچ ہی نہیں سکتا. تو انشاءاللہ اس کو تو آپ ڈیفرنٹ چیزوں سے فل کریں گے. لیکن الحمدللہ کافی ڈیٹیل سے پھر بھی ہم نے ایمان بالآخرہ کو دیکھ لیا. اب آخری چیز جس سے انشاءاللہ عقیدے کا موضوع آج پورا ہوگا، وہ کیا ہے؟ ایمان بالقدر، تقدیر پر ایمان. آج اس پہ نہ دل پکا ہونے پہ ہی ہم رو رہے ہیں. تقدیروں پہ راضی ہو جائیے، دنیا جنت بن جائے گی. میں تو ایک جملے میں اس کو سمیٹ دوں گی. ایمان بالقدر بندے کی دنیا کو جنت بنا دیتا ہے. کیونکہ بہت سارے لوگ اللہ کے فیصلوں پہ راضی نہیں ہوتے، جلتے ہیں، کڑتے ہیں، دوسروں سے تقابل کرتے ہیں، یہ نہیں ملا، وہ نہیں ملا، اس کو مجھ سے زیادہ کیوں مل گیا، مجھے اس سے یہ کیوں مل گیا، یہ ہے اور وہ ہے، دس اینڈ دیٹ۔ پورے یقین اور شرح صدر کے ساتھ کہیں کہ رضیت باللہ ربم و بالاسلام دینم و بمحمد النبی جان۔ تو سوال پیدا ہوتا ہے کہ ایمان بالقدر کیا ہے؟ نمبر ایک، لکھیے تقدیر اللہ کا علم ہے، بڑا بڑا کر کے لکھیں گے تو سمجھ آئے گی ورنہ نہیں آئے گی۔ تقدیر حکم الہی نہیں، علم الہی ہے۔ ایک استاد اسٹوڈنٹس کے رجحانات کو دیکھ کر، ان کے انکلائنیشنس کو دیکھ کے پریڈکٹ کرتا ہے، خبر دیتا ہے کہ تم بڑے ہو کر بہت اچھے انسان بنو گے، کیونکہ وہ دیکھتا ہے کہ اسٹوڈنٹ پنکچوئل بھی ہے، ریگولر بھی ہے، اور اوبیڈینٹ بھی ہے، سب سے بڑی بات ہے، محنتی بھی ہے۔ وہ کہتا ہے ایک دن یہ بڑا بندہ بنے گا۔ لیکن ایک ایسا نان سیریس قسم کا اسٹوڈنٹ ہے جو کسی چیز میں بھی آگے نہیں، تو استاد کہتا ہے ایک دن تم کوئی خراب بندے بن جاؤ گے۔ کر سکتے ہیں نا آپ اپنے بچوں کے لیے بھی ایسے پریڈکشنز دیتے ہیں؟ بالفرض کل وہی بچہ جس کے بارے میں استاد نے یہ کہا تھا کہ تم بہت بگڑو گے اور ایک دن تم جیل میں پہنچ جاؤ گے، وہ بچہ واقعی کسی گینگ کو جوائن کر کے جیل میں پہنچ جائے، وہاں جا کے اس کو استاد کی بات یاد آئے، جیلر کو بلائے، کہے دیکھو میرا تو کوئی قصور نہیں ہے، میرے استاد نے تو آج سے 10 سال پہلے کہہ دیا تھا تم جیل میں جاؤ گے، جاؤ اس کو پکڑ لو، مجھے چھوڑ دو، کوئی چھوڑے گا اس کو؟ یہ ہے تقدیر۔ ہم جو کرتے ہیں اپنی مرضی سے کرتے ہیں۔ آپ کو اگر پہلے پتہ ہوتا نا کہ آپ نے 9 سے 12 بجے ایک گندی فلم دیکھنی ہے، اور جلدی دیکھو جلدی دیکھو ورنہ اللہ کا لکھا ہوا جھوٹ ہو جائے گا، تو پھر تو آپ مجبور تھے، فلم تو آپ نے اپنی مرضی سے دیکھی۔ ہاں فرشتے جا کے جب میچ کرتے ہیں تو وہ پہلے سے لکھا ہوتا ہے تقدیر الہی میں، اس وقت یہ گندی مووی دیکھے گا۔ بات سمجھ گئے؟ اللہ نے آپ کی میری سب کی تقدیریں لکھ کے لوہے محفوظ میں پریزرو کر دی ہوئی ہیں۔ ہمارا ڈیلی حساب کتاب جو جاتا ہے نا، وہ جا کے وہاں میچ ہوتا ہے، اور بالکل جس کو آپ کہیں کہ آنا پائی وہاں سیم ہوتا ہے، ایکول از ایکول۔ اللہ کا علم اتنا پختہ ہے، اللہ تعالیٰ کو پہلے سے ہی پتہ تھا ہم کیا کریں گے۔ اگر اللہ یہ دنیا نہ بناتا اور ہم سب کو اپنے اس علم الہی کے تحت جنت یا جہنم میں بھیج دیتا، بالکل وہی ہوتا جب ہونا ہے، لیکن ہم مانتے نا، ہم نے کیا کہنا تھا؟ اللہ نے ہمیں موقع ہی نہیں دیا۔ اللہ موقع دیتا تو ہم بڑے اچھے ہوتے، دیا ہوا تو پھر بھی نہیں اچھے ہو رہے۔ تو کیا پتہ چلا کہ تقدیر کا پٹا گلے میں ہے، لیکن تھوڑی آزادی کے ساتھ۔ اس کو سمجھیے گا، آپ دیکھیے کہ گلے میں جانور کے پٹا ڈالے کوئی بھی، اور اس کے ساتھ ہی اس کو دیوار سے ہک اپ کر دے، چند گھنٹے میں ہو سکتا ہے جانور مر ہی جائے، گردن ہی نہیں ہلے گی، اور وہ کہہ سکتا ہے کہ ہاں میرے مالک نے مجھے رسی سے اتنا قریب باندھا کہ میں موو ہی نہیں کر سکا۔ دوسری صورت کیا ہے کہ وہ گلے میں ایک پٹا ڈال کر اس کے ساتھ ایک 2 فٹ کی چین بھی لگا دیتا ہے، اور اس چین کو کھونٹے سے باندھتا ہے۔ بکری کو سوچے، اب کیا کرے گی بکری؟ وہ 2 فٹ کے اندر اندر گھوم سکتی ہے، جہاں وہ 2 فٹ سے باہر جائے گی تو گلا کھینچے گا۔ یہ ہے تقدیر۔ بات سمجھے؟ تقدیر کے بارے میں 2 باطل فرقے گزرے، جبریہ، جبریہ، وہ کہتے ہیں جبرے کل۔ آپ نے ایک جملہ سنا ہوگا، تقدیر بمقابلہ تدبیر۔ میں نے سیم اسی موضوع پہ درس بھی دیا ہوا ہے، اور تقدیر پہ ہم نے سیمینار بھی کیا ہوا ہے انگلینڈ میں، یہ بھی مجھے یاد ہے، کوئی 2-2.5 سال پہلے ہی ہوا ہوگا جی، ہے نا؟ اگر اس کی ریکارڈنگ ہو تو ان کو بھیجیں، چھٹیوں میں بھی ان کو نہیں سونے دینا ہم نے۔ بلیو می، آپ دودھ کا دودھ اور پانی کا پانی۔ اور جس طرح مجھے وراثت کا موضوع میرا فیوریٹ ہے الحمدللہ، طلاق کا موضوع، وراثت کا، اس طرح تقدیر کا ٹاپک بھی میرا فیوریٹ ہے۔ اتنا شرح صدر ہے اس کے بارے میں، 101 سوال لے کر آئے، الحمدللہ سیدھے سیدھے اس کے جواب ہے۔ لیکن یہ سننے کے متعلق ٹاپک ہے، پڑھنا سمجھنا چاہیے۔ ہم آج اس تقدیر کے ٹاپک کو صحیح نہ سمجھ کر اپنی زندگیوں کو خراب کیے ہوئے ہیں۔ اتنی سی بات، میرے میاں کو جاب ہی نہیں مل رہی، جاب مل جائے، جاب مل جائے، جاب مل جائے، بچے کا رشتہ ہی نہیں ہو رہا، رشتہ رشتہ رشتہ، اور میں نے اتنی اچھی کوشش کی پھر میرا بچہ بگڑ گیا۔ ہے نا یہ سوال جواب؟ ہم تو آیت الکرسی پڑھ کے چاروں طرف پھونک مار کے، بلکہ تالیاں بھی بجا کر آئے تھے، پھر بھی چور آ گیا۔ یہ سارے سوالوں کا جواب آپ کو ان لیکچرز میں ملے گا۔ یقین کریں ہمارا اتنا تھوڑا علم ہے تقدیر کے موضوع پہ کہ میں کہتی ہوں کہ یہ اپنی جگہ ایک پڑھنے اور پڑھائے جانے والا ٹاپک ہے۔ تو اس کے اوپر یہی ہے. اللہ سے کہیے کہ اللہ جو آپ نے میرے لیے لکھا میں راضی ہوں اس پہ. چند پوائنٹ جو میں نے ادھر آپ کے لیے بنائے ہیں اس کو تھوڑا سا لکھ لیجئے. پہلا سوال آپ کے پاس کیا ہے کہ تقدیر پر ایمان لانے سے کیا مراد ہے؟ تو لکھیے, ایمان لانے سے یہ مراد ہے کہ نمبر ایک, ہر چیز اللہ کے علم اور ارادے سے وجود میں آتی ہے. حتیٰ کہ جو ہم اپنی چوائس سے کام کرتے ہیں نا, اختیاری, وہ بھی اللہ کے حکم ہی, اللہ ہی اس کی طاقت دیتا ہے ہمیں. سورۃ الاحزاب 38 میں اس کا ریفرنس موجود ہے. دوسری بات لکھیے کہ جو کچھ دنیا میں ہو رہا ہے اللہ کو پہلے سے پتا تھا. سورۃ قمر 49, فرقان 2 اور مسلم 67:51. پھر اگلی بات اس میں نوٹ کیجئے, قیامت تک ہونے والا ہر کام اللہ نے لکھوا دیا ہے. یہ صحیح مسلم 67:48 ہے. پھر نیکسٹ تھنگ لکھیے, جو وہ چاہتا ہے وہ کرتا ہے اور جو وہ نہ کرنا چاہے کوئی کر نہیں سکتا. بہت ہی پیاری روایت ہے, ابو داؤد 47004700 ہے, جا کے پڑھیے گا. عبادہ بن سامت نے اپنے بیٹے سے کہا کہ میرے بیٹے, تو اس وقت تک ایمان کی حقیقت کو پا ہی نہیں سکتا. اب ذرا نوٹ کریں, وی کینٹ ٹیسٹ دا سویٹنس آف ایمان. یہ بھی کوئی چیز ہوتی ہے, یہی سب کچھ ہے, باقی تو سب جمع تفریق ہے. ایمان کی سویٹنس اگر آپ کو نہیں ملی تو نماز بھی بوجھل ہے اور باقی کام تو اس کے بعد ہیں. تو کہتے ہیں تم ایمان کی حقیقت نہ نہیں پانتے جب تک تم یہ یقین نہ کر لو, کیا, نمبر ایک, جو کچھ تمہیں حاصل ہو چکا وہ تم سے رہ نہیں سکتا اور جو تمہیں نہیں ملا وہ تمہیں مل نہیں سکتا. کہ میں نے اللہ کے نبی سے یہ سنا کہ سب سے پہلی چیز قلم بنی, اللہ نے قلم پیدا کیا, پھر اسے کہا اکتب, لکھ, اور پھر اس نے کہا اللہ کیا لکھوں, تو کہا قیامت تک ہونے والی ہر چیز کی تقدیر لکھ دے. اے میرے بیٹے, بے شک میں نے رسول اللہ سے سنا, آپ فرماتے تھے جو شخص اس کے سوا کسی اور عقیدے پر مر گیا وہ مجھ سے نہیں ہے. یہ ابو داؤد کی روایت 4700, جا کے اس کی ڈیٹیل پڑھیے گا. اس موضوع کو بہت کلیئرٹی کے ساتھ سمجھنا بہت ضروری ہے. تقدیر پر ایمان لانے کے کچھ ارکان ہیں, ارکان تو وہی بات ہوگی نا, بیسکس, تو وہ نوٹ کیجئے گا کہ تقدیر پر ایمان لانے سے کیا چار چیزیں ہیں. نمبر ایک, اللہ تعالیٰ کے علم کامل پر ایمان لانا. مان لیجئے جو ہو رہا ہے, جو نہیں ہو رہا, جو کل ہوگا, جو پرسوں ہو چکا اور جو 100 سال پہلے ہوا یا 200 سال بعد ہوگا, سب اللہ کو پتا ہے. آپ اس موضوع کو سننا چاہیں تو سورۃ طلاق آیت 12, توبہ 115 اور صحیح مسلم 7 نوٹ کر لیں, 67:37. دوسری بات نوٹ کیجئے گا, دوسرا رکن کیا ہے, کہ اللہ نے لوح محفوظ میں ہر چیز لکھ دی ہے. اس پہ ایمان رکھنا لازمی ہے. بک آف ڈیڈز لوح محفوظ میں محفوظ ہے ہماری آپ کی قیامت تک کے لیے. یہ صحیح مسلم 67:35, سورۃ حج آیت 70 اور اسی طرح اور بھی ریفرنس ہے. تیسرا رکن کیا ہے, کہ دو باتیں میں زبانی سمجھانا چاہوں گی. جو کچھ دنیا میں ہو رہا ہے نا, یہ اللہ کی مشیت سے تو ہو رہا ہے لیکن ضروری نہیں کہ اس کی رضا بھی ہو. مشیت اور رضا کا فرق آپ نے کئی جگہ سبیل الجنہ میں سمجھا. اتنی مثال لے لیں کہ ایک نیا ملک بنتا ہے تو وہاں ایئرپورٹ بنیں گے, ہاسپٹل بنیں گے, سکولز بنیں گے, لیکن وہاں جیل بھی بنے گی. بھئی آپ جیل کیوں بنا رہے ہیں, پہلے پیسے تھوڑے ہیں؟ نہیں, حکمران کو پتہ ہے پوری کوشش کے باوجود بھی کچھ لوگ رولز کو توڑیں گے اور ان کو جیل میں ڈالا جائے گا. بات واضح ہے؟ تو اللہ تعالیٰ نے جو کچھ کیا, اب جیل بنانے میں وہ خوش نہیں پر بنانی پڑی. بالکل یہی بات ہے, دنیا میں جو اچھے کام ہیں نا, یہ اللہ کی رضا سے ہو رہے ہیں اور برے کام اللہ کی مشیت سے ہو رہے ہیں. یہ سب سے سمپل جملہ ہے, جو آپ یاد رکھ لیں تو فائدہ ہوگا. اور چوتھی اہم چیز کیا ہے, اللہ نے جو کچھ بھی پیدا کیا نا, اس میں کسی کو شریک نہیں کیا. یعنی جس طرح عبادت میں کوئی شریک نہیں ہے نا, تو میری بگڑی بنانے میں اللہ کے سوا کسی کا حصہ نہیں. وہ کیا کہتے, بنا دے بگڑی میری, کوئی نہیں بنا سکتا. بگڑی بنانا تو محمد صلی اللہ علیہ وسلم کا بھی کام نہیں ہے, صرف اللہ کے ہاتھ میں. تو ضرورت ہے اس بات کی کہ ہم اس کو سمجھ سکیں. ایک سوال بہت بولتے ہیں لوگ, کیا جب تقدیر لکھی جا چکی تو پھر میرے آپ کے عمل کا کیا فائدہ, پوچھتے ہیں نا لوگ. نیکی مثلا گناہ کیا, میرا نام کیوں ہے جی, میں نے اللہ نے کہا تھا لکھو. तो फिर इसका एक सादा सा जवाब तो यही लिख ले कि जब आपको गुनाहों का नुकसान ना हो, गलत कामों पे पकड़ ना हो, तो फिर अच्छे कामों की जजा क्यों मांगते हैं, वो भी लिखी हुई थी, राइट। और दूसरा जवाब वही है जो पहले दे चुकी हूँ कि आपने अपनी मर्जी से नाफरमानी की है, अल्लाह ने मजबूर नहीं किया। अगर तो हमारी किताबें हमारे हाथों में दी जाती ना, ये देखो आज सुबह उठ के ये करना है, रात तक ये करना, फिर हम मजबूर थे। तो अल्लाह ने हमें नहीं बताया, लेकिन अल्लाह को पता था कि हम क्या करेंगे। बस एक बड़ा ही प्यारा टॉपिक लिख लें, फ़ायदे क्या होंगे, बिलीव मी इसमें है स्ट्रेस और डिप्रेशन का इलाज। ईमान बिल कदर के फ़वाद क्या, और मुझे याद आ रहा है 19वां पारा सूरत फुरकान में, मैंने एक साल के दौरे कुरान में भी पॉइंट शेर सारे लिखाए थे, इस साल लिखाए हैं कि नहीं लिखाए, लेकिन बहरहाल मैंने उसमें भी ये लिखाए थे, क्योंकि ये मौजू ज़रूरी बहुत है। बहुत सारे लोग आज सिर्फ इसलिए दुखी हैं कि वो अल्लाह से नाराज़ हैं, उनको अल्लाह की बांट अच्छी नहीं लगी, मुझे बेटा ही नहीं दिया, बेटियाँ ही दे दी, और या कुछ भी नहीं दिया, तो लड़िए रोइए मरिए जो मर्ज़ी कीजिए, नहीं मिलना था नहीं मिला। खुश हो जाएंगे तो अल्लाह उसी में खैर डाल देगा, और अगर नहीं, कईयों को सब कुछ मिला हुआ है फिर भी खुश नहीं है। आपको कभी अपनी किसी चीज़ से महरूमी हो ना, तो फ़ौरन जाके देखे जिसको मिला भला वो कितना को खुश है, वो तो उनकी तो जान बलब भाई भी है, तो खुश हो जाएंगे आप। तो लिखिएगा ईमान लाने के फवायद। नंबर एक, बंदा जब अल्लाह की तकदीर पर ईमान लाता है ना, तो मुतमईन हो जाता है, अल्हम्दुलिल्लाह यही मेरे लिए था, मुझे और क्या चाहिए, अल्लाह ने जब मुझे देना था तो दे दिया, तो बंदे को सुकून मिलता है। दूसरी बात यह, गम ख़त्म हो जाता है, एक्सेप्टेंस आ जाती है। तीसरी बात, मुस्तकबिल की फ़िक्र नहीं रहती, अच्छा ही होगा ना जो भी होगा। फिर अल्लाह के माँ सिवा हर एक का खौफ दिल से निकल जाता है। हम कहते हैं हाय कोई लेग पुलिंग ना कर दे, मेरे मियाँ की जॉब ना चली जाए, हाय कोई मेरे मियाँ को मेरे खिलाफ ना कर दे, दूसरी शादी ना हो जाए, सास तवीज़ ना कर दें, बेटे को मेरे बिगाड़ ना दें, मेरे खिलाफ कुछ भी नहीं होगा, बस आप एक अल्लाह से डरेंगे। फिर एक और फ़ायदा क्या होता है, बुखल निकल जाता है। ये जो हम बचा बचा के रखते हैं ना मुस्तकबिल के लिए, ये सारा चला जाएगा, क्योंकि पता है कि अल्लाह ने हमारे लिए जो रखा है वो कोई दूसरा ले नहीं सकता। फिर इसी तरह सुस्ती ख़त्म हो जाएगी। जान की बाजी लगाकर भी बंदा कर सके तो बड़े काम करेगा, क्योंकि उसको पता है कि मेरी तकदीर लिखी हुई है और जो मिलना है वो मिलेगा। फिर सखी बन जाता है बंदा, वो जनरस बन जाता है हर मामले में। फिर हिकमत और इल्म के दरवाजे खुलते हैं ईमान बिल कदर से। और सच्ची बताऊं तो उम्मत की तकदीर बदल जाती है जब तकदीर पर ईमान आ जाता है। और जब एक इंसान इन चीज़ों को अपनी ज़िंदगी का हिस्सा बनाता है ना, तो तहम्मुल आता है। आप फील करें ना, कब एकदम आग लगती है, सर से पांव तक आग लग गई, कब लगी, जब आपको लगा किसी ने आपके साथ ज्यादती की, ऐसी है ना, तो ज्यादती तो वो कर ही नहीं सकता, अल्लाह ने मेरे नसीब में लिखी हुई थी, अल्लाह उसको रोक सकता था, अल्लाह ने नहीं रोका, एकदम वो कहते हैं गुब्बारे में से हवा निकलेगी। और सबसे बड़ी बात है, ज़िंदगी के बड़े ख़तरात और चैलेंजेस का हौसला पैदा हो जाता है, और भी आओ बिस्मिल्लाह, और भी आ जाओ, कोई आपको बुरा कह रहा है, ज़रा और भी तो कहिए ना, डिक्शनरी में भी और भी अच्छे बुरे बुरे लफ्ज़ हैं, वो भी तो बोलिए, मुझे कोई फ़र्क नहीं पड़ना। रंज, गम, तकलीफ सब ख़त्म हो जाती है, और फिर इंसान का हौसला बुलंद होता है। ज़्यादा से ज़्यादा क्या होगा, आप इस वक्त एक छोटी सी एक्टिविटी करें ताकि आप फिर अगले सेशन के लिए तैयार हो। इस वक्त आपको कोई ना कोई गम सता रहा है, कोई ऐसा कि जिसको नहीं हो, वो मेरा हाल मैं ही हूँ अल्हम्दुलिल्लाह, अल्लाह करे कि बेगम कर दे अल्लाह आप सबको भी और मुझे भी कर दे। लेकिन यकीन करें, इस वक्त कोई भी सोचे माल का, जान का, औलाद का, कुछ भी जो गम इस वक्त आपके दिल को लगा है, आप ज़रा उसको सोचें, इस वक्त ज़्यादा से ज़्यादा क्या होगा, ये कहें खुद को, ज़्यादा से ज़्यादा क्या होगा। मिसाल है माली गम है, घर बिक जाएगा, सोफे बेच देंगे, गाड़ियाँ बिक जाएंगी, तो क्या हुआ, लोग झुग्गियों में भी रहते हैं। रीजनिंग तो करके देखें, हमें खौफ पता है क्या अंदेशे है, जैसे आज भी बात हुई ना शैतान की, खौफ सदा करता है, हाय ये होगा फकर, वो है ना अज शैतान उयादुकुमुल फकरा, हाय गरीबी बच्चों की कैसे, हाय इस महीने की फीस कहाँ से जाएगी, ओए बच्चे कुछ भी नहीं होगा, इधर से उठाएंगे पाकिस्तान के किसी गाँव में ले जाएंगे, तो इंशाल्लाह जितने में इधर गुजारा बुरा हो रहा है वहाँ अच्छा हो जाएगा। रीजनिंग करें, यानी एक बहुत बड़ी एक्टिविटी है कि रीजनिंग करें. ओके, और क्या होगा? हाँ, मियाँ दूसरी शादी कर लेंगे तो अच्छी बात है, खाना नहीं रोज़ बनाना पड़ेगा, एक दिन कोई और बनाएगा. अच्छा, अब क्या होगा? अच्छा जी, होगा. हाँ, इस पे बहुत खुश हुए आप सारे. कुछ के तो अभी भी बेचारे खुद ही बनाते हैं. वो आपकी रजामंद इजाज़त की ज़रूरत नहीं पड़ेगी. यकीन करें, जिसको कहते हैं ना कि ट्राई फॉर द बेस्ट, होप फॉर द बेस्ट एंड बी प्रिपेयर्ड फॉर द वर्स्ट. ये है रजी तो बिल्ला रब्बत. ज़्यादा से ज़्यादा क्या होगा? मर जाएंगे. कोई बीमार होता है तो हमें गम लगता है ना, हाय ये वो. ज़्यादा क्या होगा? मर जाएगा. तो मरना तो है ही. नबी के बच्चे फौत हुए, नबी की बीवियाँ फौत हुईं, नबी के रिश्तेदार फौत हो गए, हमारे भी चले जाएंगे. आप यकीन करें कि अपने आप को पहले खीकू कहते हैं ना, कीप एंड काम रखें, कूल रहें. आप तकदीर से एक जुमला लिख लें, तकदीर से लड़ नहीं सकते, एक्सेप्ट इट. यू कैंट फाइट या बीट द तकदीर, तो एक्सेप्ट इट. जितना रिलैक्स होकर ढीला छोड़ के इंजेक्शन लगवाएंगे ना, उतनी दर्द कम होगी. हम अपनी तकलीफों में जिस्म अकड़ा लेते हैं, बीमारियों में, परेशानियों में, दुखों में, उतनी फिर चोटें ज़्यादा पड़ती हैं. एक ही गम दो मुख्तलिफ लोगों को आए ना, तो मैंने कई दफ़ा ऑब्जर्व किया, एक हंसता हा 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 हा, फिर वो गम आ गया, होता रहे मुझे क्या, और एक है हाय, फिर वो बिस्तर पे चला जाता है. ये जो गम है ना, इज़ जस्ट विद योर फीलिंग्स. फील करें, ठंड है, ठंड है, ठंड है, ठंड है, बड़ी ठंड है, बड़ी ठंड है, बड़ी ठंड, और इट्स ओके, इट्स ओके. आप यहाँ बैठे, भूख लगी है, भूख लगी, भूख लग रही, बड़ी लग रही, लेकिन भूख लगी क्या? नहीं लगी तो नहीं लगी, रोज़े में क्यों सब्र आ जाता? एक्सेप्ट करते हैं ना हम लोग. तो बहरहाल, हक तो इसका अदा नहीं हुआ, लेकिन फिर भी खुश जरूर, मतलब कम अज़ कम हमें इतना ज़रूर इससे फ़ायदा हो सकना चाहिए कि हमारी तकदीर अल्लाह के हाथ में, लोगों के हाथ में नहीं है. तो फिर उसको मनाएं, इंशाल्लाह फ़ायदा होगा. हज़रत उमर की एक दुआ भी बड़ी प्यारी है कि अल्लाह, अगर तूने हमें बदबخت लिखा है तो उसको बदल दे, तेरे हाथ में उम्मुल किताब है और उसको अच्छा कर दे, और अगर तूने हमें खुशबख्त लिखा है तो उसको साबित कर दे. तो हम भी यही करेंगे. और आज की दुआ भी तो याद है ना कि अल्लाहुम्मा इन्नी, पढ़ें ज़रा मिलके, अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिन जहदिल बलाई व दरक शिकाई. दरक, दारा का भी आता है, दरक भी आता है, मोस्टली दरक शिकाई व शमातत इलादाई व सूइल कदाई. खुश रहे, अल्लाह के साथ राज़ी रहे. एक आखिरी छोटा सा लफ्ज़ है जो आपको पढ़ना भी नहीं आ रहा होगा, और वो है अलविल अलवला बरा. पढ़िए ज़रा, ये क्या लिखा हुआ है? अलवला वल बरा. ये साइड पे लिखा है मैंने इसलिए कि इसमें नहीं आता, बट ये ईमान का एक बहुत बड़ा हिस्सा है. दोस्ती और दुश्मनी अल्लाह के लिए होनी चाहिए. हाँ, वो ये बात हम पढ़ चुके हैं ना, पीछे तफसीर के दिन पढ़ी थी, किसी तफसीर में पढ़ी थी. किसी से दोस्ती इसलिए करिए कि वो अल्लाह से दोस्ती रखता है, अल्लाह का प्यार है, अल्लाह का फरमाबरदार है. और कोई अपना बेशक हो, सगा खून का रिश्ता, लेकिन गलत चीज़ की तरह बुलाए तो छोड़ दीजिए. इस पर एक पूरी बुक है तफ़ीमु सुन्ना सीरीज़ की, इसी नाम से अलवला वलबरा. कभी वक्त मिले तो पढ़ लें. और आज ख़ास तौर पर जब हम ख़ानदान और रिश्तेदारियों को निभाने की खातिर अल्लाह को नाराज़ करते हैं, तो ये हमें इंशाल्लाह सीधा करेगी. इसी में फिर कुफार से दोस्तियाँ, अहले बिदा से दोस्तियाँ, गुनाह के कामों में क्या करें, किसका साथ दें, किसका ना दें. फिर इसी में सहाबा के साथ बुग़्ज़ आता है. कई लोगों ने अपने कुछ नामों की वजह से सहाबा को गालियाँ देना तक शुरू कर दी. तो इज़ अ कम्प्लीट टॉपिक. अल्लाह से दुआ करते हैं कि हमें इसका हक अदा करने की तौफीक दे. जो लाइबिलिटीज़ हैं उसको समझिए, निभाइए, और फिर उसके बाद अल्लाह से कहें कि अल्लाह तो हमारी मदद फरमा. और इंशाल्लाह जब अल्लाह ने आपका हाथ थाम लिया तो फिर कोई भी आपका हाथ नहीं छोड़ सकता. कोई सवाल इन बातों में से? ये दो सवाल ब्रेक में आए थे. पहली बात है, रसूल और नबी का फ़र्क क्या है? बहुत सिंपल फ़र्क है, हर रसूल नबी होता है लेकिन हर नबी रसूल नहीं होता. एक फ़र्क. दूसरा ये कि रसूल को नई किताब मिलती है और वो उसको लेके चलता है, नबी को किताब नहीं मिलती, वो पिछले रसूल की किताब की तबलीग करता है. ये दो फ़र्क बहुत है. अगला ये कि शायद औरत, ये जो सब आई थी ना बात के, जो नसब को बदल दे बाप की जगह किसी और का, तो एक सवाल आया है कि औरतें जो अपने शोहर का नाम अपने लास्ट नेम में लगा लेती हैं, अब ये इतना सवाल व्हाट्सएप पे फिरता है, अल्लाह की बना इतना कि कुछ तो हराम और कि लेकिन लास्ट नेम हस्बैंड का करना चाहिए कि नहीं, आप क्या कहते हैं? इतने नाराज है अपने हस्बैंड से? देखिए सीधी सी बात, मैं कभी भी इन बातों में अग्रेसिव नहीं होती, मैं एक सिंपल सा जुमला बोल देती हूँ, ये इस्लामी कल्चर तो नहीं है। आपने कभी हज़रत आयशा को मिसिस मोहम्मद नहीं कहा होगा, ये मिसिस मोहम्मद नहीं थी खदीजा, बात समझ गया ना? आयशा बिनते अबू बकर, खदीजा बिनते खुवैलद, ठीक है? तो इस्लामी कल्चर तो नहीं। आप कहते ये कब शुरू हुआ था, यह गौरों में भी नहीं था, ये सेकेंड वर्ल्ड वॉर में इतने मर्द मर गए थे कि औरतें बच गई थी, दुनिया में मर्द नहीं थे, शादी नहीं होती थी औरतों की, लिहाजा जब किसी औरत को कह लीजिए कि कोई मर्द मिल जाता तो वो खुशी में उस पर निहाल कैसे होती थी कि अपना नाम भी बदल के उसके नाम के सलगाती थी, तब से ये मिसिस फुलां का टॉपिक शुरू हुआ है। तो लीव इट, दिल करता है तो कर ले, आप बस ज़्यादा से ज़्यादा ये कर लें, आपके बाप का नाम है तो बिंत लगा लें, आयशा बिनते अबू बकर है ना, तो आप अपने और अपने वालिद के नाम पे ले हैं। तो अगर आपका बहुत दिल है, आपके हस्बैंड खुश रहें, हो चुके हैं इस नाम से खुश तो मुझे नहीं पता, तो फिर मिसेस साथ लगाएं, सबको पता है कि मिसेस किसकी होती है ना, तो आई डोंट थिंक सो कि इस पे वक्त लगाने की जरूरत है। माशाल्लाह आपके हस्बैंड के ऊपर हमें रहम आ रहा है। ठीक है, अब तिलावत सुनाएं हमें सूरत फतह की, वो आयतें मैं नंबर नहीं आपको बता सकी, नहीं सॉरी फतह कोई भी सुना दें, आप सारे खड़े हों ज़रा कंधे दबाएं, मैं थोड़ी सी बातें हज़रत उमर की करना चाह रही हूँ, तो आप लोग एक दूसरे के शोल्डर्स दबाएं, स्ट्रेच करें। आप में से किसी को बिस्मिल्लाह गेम आती है? आती है? उधर फायज़ा आपको आती है बिस्मिल्लाह गेम? इधर आओ, चले ये फायज़ा आपको ढूँढे, फायज़ा आपको बिस्मिल्लाह गेम कराती हैं, ज़रा करें जल्दी बिठा दीजिएगा।
चलिए जल्दी से लोग बिस्मिल्लाह गेम खेलते हैं, अगर मैं बिस्मिल्लाह कहूँगी तो फिर आप लोगों को वो काम करना है, और अगर नहीं कहूँगी तो नहीं करना जी, ठीक है? नहीं, हम बिस्मिल्लाह गेम खेलते हैं। बिस्मिल्लाह।